نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. رب يسر ولا تعسر وتمم بالخير. نعمتوں کو ہم نے فار گرانٹیڈ نہیں لینا، بالکل بہترین طریقے سے فائدہ اٹھانا ہے، اور مجھے آپ سے یہ امید بھی ہے. آپ کے میرے لیے یہی بہت بڑی بات ہے کہ اللہ نے آپ کو مجھے موقع دے دیا. آج انشاءاللہ تعالی ہم 18th پارہ کرنے والے ہیں. ابھی سے دعا کر لیجئے کہ اللہ ہمیں اس کا بہترین فائدہ اٹھانے والا بھی بنا، اور ابھی تک جو کچھ سیکھ چکے ہیں، جو کچھ ہم نے پڑھا سیکھا سنا، اس میں سے ہمارے اوپر اس کا اثر بھی آ جائے. کیونکہ پتہ یہی لگتا ہے، ہم نے پورے قرآن پاک کو پڑھنے اور سننے کے بعد جو فیلنگس لی ہیں، مجھے لگتا ہے وہ یہ ہوتی ہیں کہ کچھ کرو. تو آج کے اس بارے میں وہ چیزیں ہیں کہ جس کے لیے آپ کو کسی کا انتظار نہیں کرنا پڑتا، ملک کے حالات کے بہتر ہونے کا، کسی بڑی طاقت کی اجازت کا. بس آپ نے اپنے نفس کو اس طریقے سے ٹیم کرنا ہے کہ وہ حقیقت میں آپ کے لیے اس کام کو کرنا آسان کر دے. اور آپ اور میں جتنا زیادہ اس کے اوپر کوشش کریں گے، اللہ تعالیٰ آپ کے لیے اتنا ہی آسان بھی کرے گا. تو آئیے اس سوچ کے ساتھ شروع کرتے ہیں کہ اللہ، سننے والی تو ہوں، مجھے ماننے والی بھی بنا دے، اور مجھے تیرے ہر حکم پر اتنا ہی یقین ہو جتنا مجھے تجھ پہ ہے کہ اس میں میرے لیے بہتری ہے. چند سیکنڈ کے لیے خود سے پوچھئے، کیوں بیٹھی ہوں، کیوں سن رہی ہوں، اس وقت نیت کیا ہے، کس کی کتاب میرے سامنے ہے. یہ چند سوال آپ کو یقیناً فائدہ دیں گے اللہ تعالیٰ کے اس کلام کو سننے اور سمجھنے کے لیے. کیونکہ عموماً شروع میں ہم ادھر ادھر کوششوں میں ہوتے ہیں، چیزیں سیٹ ہو جائیں، بیچ میں نہ اٹھنا پڑے، لیکن پھر بعد میں وہ شروع کا حصہ ہی مس ہو جاتا ہے. اور آپ میں سے وہ ساتھی بھی جو تھوڑا سا دیر سے آنے کی وجہ سے شروع کا حصہ مس کر دیتے ہیں، تو ان کی مثال تو پھر ایسی ہی ہے کہ جب آپ نے کسی بھی چیز کی پہلی سیڑھی پہ پونا رکھا تو بعد میں اگلی پہ رکھنا مشکل ہوتا ہے. آج ہم پارا نمبر 18th پارا کریں گے، جس کا نام ہے قد افلحہ. گویا کہ آپ اور میں فلاح کے راستوں پہ چلنے والے ہیں. قد تحقیق ہے، افلحہ ماضی کا صیغہ ہے، گویا کہ فلاح کی باتیں ہیں. اور عربی ڈکشنری میں لفظ فلاح کھول کر دیکھ لیں آپ اگر، تو اس میں محنت بھی ہے، چیر پھاڑ بھی ہے اور بقا بھی ہے. جتنا زیادہ دنیا میں آج محنت کر جائیں گے، اپنے نفس کو پیچھے کر کے اللہ کے حکموں پہ چلنے لگ جائیں گے، تو ایک ایسی کامیابی آپ کا میرا راستہ دیکھ رہی ہے کہ جس سے کوئی بچ کے جانے کا سوچ بھی نہیں سکتا. اس پارے کو آج ہم جس تھیم کے تحت دیکھیں گے، فتنوں کے ٹاپک کے اندر، وہ ہے حیا سے محرومی کا فتنہ. اس نام کو سننے اور کہنے سے پہلے یہ تو جانیے، کیا ہم جانتے ہیں کہ حیا کیا ہوتی ہے؟ ایک تو حیا وہ ہے جو ہمیں فلموں میں سکھائی جاتی ہے، لجھاتی ہوئی ادائیں دکھاتی ہوئی، دوپٹے کا کنارا موڑتی ہوئی ایک ہیروئن جو کسی شہری بابو کے آنے پر ادھر سے ادھر چھچوری حرکتیں کرتی ہے. اور جب یہ کانسیپٹ آیا فلموں سے، تو ہماری مہذب ڈیسنٹ بچیوں نے کہہ دیا کہ ہمیں حیا نہیں سیکھنی. اور افسوس کے ساتھ ہے کہ آج حیا کے لفظ کے ساتھ جو تصور آ گیا ذہنوں میں، وہ یہی ہے کہ باحیا ہونا، سٹوپڈ ہونا اور بے وقوف ہونا، یا کسی پرانی فلموں کی ہیروئن کی طرح سے ادائیں دکھانا. حالانکہ حقیقت یہ ہے کہ حیا کیا ہے، اگر آج اس کو تھوڑا سا سمجھ گئے تو پھر باقی باتیں تو سمجھنی آسان ہوں گی. لفظ حیا، حیات، ایک ہی لفظ ہے. اگر عربی زبان کو آپ دیکھیں تو حیات، یعنی جس کو آپ زندگی کہتے ہیں، لائی حیات آئے، دونوں کے اندر ایک ہی بیج ہے. گویا کہ آپ کہہ سکتے ہیں کہ جب حیا ہے تو حیات ہے. حیا زندگی ہے. کس کی؟ دل کی، دماغ کی اور روح کی. حیا عورت کا زیور ہے اور مرد کی معراج ہے. حیا اعلیٰ کردار کی ضامن ہے اور حیا دین اسلام کی پہچان ہے. حیا دار ہونا اصل میں ماڈرن ہونا ہے، کیونکہ اس سے پہلے کا دور تو جاہلیت کا دور تھا. اللہ تعالیٰ نے جو خوبصورت دین آپ کو مجھے دیا ہے، اس میں جو کچھ بھی اسلام کے بعد آیا ہے وہ سب ماڈرنزم ہے، اور اس سے پہلے کی چیزوں کو جاہلیت کہا جاتا ہے. اصل میں حیا اور ایمان دو پرندے ہیں کہ اگر اس میں سے ایک اڑ جائے تو دوسرا بھی نہیں ٹھہرتا. اور بہت سارے لوگ جو حسن کو دکھانا چاہتے ہیں اور حسین بن کر دکھاتے ہیں، नियत कहती है कि लोग हमारे अंदर एक कशिश महसूस करें, तो याद रखिएगा कि हया की कशिश हुस्न की कशिश से बहुत ज्यादा होती है। जो चीज़ बहुत ज्यादा एक्सपोज हो जाए, जो खुल जाए, वो अपनी कशिश खो देती है। आज पूरा वेस्टर्न माहौल इसका मुंह बोलता सबूत है कि जहाँ औरतें बिल्कुल खुल्लम खुल्ला फिरती हैं, बल्कि कुछ ज्यादा ही हदें पामाल होती हैं, अब वहां उनको औरतों में से कशिश कम होती भी, और मर्दों से फिर आगे बच्चों में कशिश महसूस होते लगी। और हकीकत यह कि हया शेवाए ईमान है। बुखारी की रिवायत है कि ईमान की 60 से कुछ ऊपर शाखें हैं और हया भी एक शाख है। इसी तरह याद रखिए कि हया का लफ्ज सिर्फ लिबास और सतर की हिफाजत के साथ नहीं, हाँ ये इजहार इसी से करती है। और हया नेकियों के रास्ते दिखाती है। मिश्कात की रिवायत है कि हया और अमान हमेशा इकट्ठे रहते हैं, जब इनमें से एक उठा लिया जाए तो दूसरा खुद बखुद उठ जाता है, और यकीनन हया नाफरमानी से बचाती है। अगली नबूवत की बातों में से लोगों ने जो कुछ पाया है उसमें एक ये है कि जब तुम में हया न रहे तो जो चाहे करो। ये सही बुखारी की रिवायत अब्दुल्ला बिन मसूद से हम तक पहुंची। और हया जीनत देती है। रिवायत सुन लीजिए, तिरमिजी में हजरत अनस से रिवायत है, बेहयाई जिस चीज में भी होती है इसे ऐबदार बना देती है, और हया जिस शय में भी होती है इसे जीनत देती है। खूबसूरती आती है हया से, और हया मुसीबतों से भी बचाती है। आपने फरमाया, जो कौम बेहयाई की तरफ कदम बढ़ाएगी, अल्लाह ताला उसको मुसीबतों में मुबतला कर देगा। ये कौल हजरत अबू बकर सिद्दीक रजी अल्लाह ताला अन्हो का। और हया हमेशा खैर लाती है। तो क्या पता चला कि जब हया होती है तो जिंदगियां खूबसूरत होती हैं, मेयार बड़े मुख्तलिफ हो जाते हैं। और हिजाब, पर्दा, गसे बसर, ये सब हम इस बारे में पढ़ने वाले हैं। फिर इसी तरह हया का इजहार आवाज और गुफ्तगू से भी होता है, ये हम सूरत अल अहज़ाब में इंशाल्लाह सीखेंगे। फिर जेबो जीनत, खुशबू का इस्तेमाल औरत का हक है, लेकिन इसकी क्या पाबंदियां हैं वो इस बारे में हम देखेंगे। हया का ताल्लुक तन्हाई में और अकेले में, चाहे बिल मुशफ़ा सामने आमने, या फिर फोन और इंटरनेट के नाम पर ही किसी माहरम और गैर माहरम के साथ बात का ताल्लुक क्यों ना हो, इसमें भी हया का बहुत गहरा असर होता है। मखलूत माहौल ले लीजिए, जिसको अब मिक्स गैदरिंग्स कहते हैं, इसमें और हया में बहुत सारी चीजों का फर्क हो जाता है। फिर इसी तरह से गैरों की नक्काली, क्योंकि जहां ईमान नहीं वहां तो कुछ भी किया जा सकता है, जब मुसलमान करने लगते हैं तो उसमें भी परेशानियां आती हैं। फिर इसी तरह तफरीह के नाम पे बाज दफा इंसान हया को पामाल करता हुआ दिखता है। और इसी तरह से फिर आजादी, वो किस चीज की आजादी है, शायद वो एक गुलामाना जहन की अक्कासी होती है। तो जब आप लफ्ज हया देखे तो मत सोचिए कि ये सिर्फ औरतों को हिजाब और निकाह पहनाने का नाम है। इंशाल्लाह ताला इस पूरे पारे में हम इतने खूबसूरत नुक्ते नोट करेंगे, अपने लिए भी और दूसरों के लिए भी। और एक छोटी सी बात जो मेरा ख्याल है, मैं हमेशा इस बारे को पढ़ाते हुए कहती हूँ कि इस बारे को सुनते वक्त सिर्फ और सिर्फ खुद को देखिए, अपनी दोस्तों को, उनकी बेटियों को, उनकी बच्चियों को ना देखें। एक और छोटी सी चीज के जब कुछ लोग माशरे में अमर बिल मारूफ और नहीं अनिल मुनकर का हिस्सा बन जाते हैं, और अल्हम्दुलिल्लाह इसी नाम से उनकी शोहरत भी होने लगती है, तो फिर हम उनके बच्चे बच्चियों को भी नजरों में ले आते हैं कि अच्छा वो देखें, खुद तो बड़े दर्स करवाती हैं घर में, और उनके बच्चों को देखिए। तो इस वक्त आपने मैंने किसी को नहीं देखना, अगर देखना है तो आईने को देख लीजिए। अल्लाह ताला से ये दुआ करके हम इस मौजू को शुरू करेंगे कि हमारा दिल खोल दे और हम इससे बेहतरीन फायदा उठाएं। इस बारे की जो थीम आयत हमारे सामने है वो 19 नंबर है सूरत नूर की। इन्नल्लज़ीना युहिब्बून अन तशीअ अल्फाहिशतु फिल्लज़ीना आमनू लहुम अज़ाबुन अलीम फिद दुनिया वल आखिरा वल्लाहु यालमु व अंतुम ला तालमून। और वो क्या है कि जो लोग चाहते हैं कि ईमान लाने वालों के गिरोह में फुखश फैले, वो दुनिया और आखरत में दर्दनाक सजा के मुस्तहक हैं। अल्लाह ताला जानता है और तुम नहीं जानते। तो एक प्रोपेगंडा है, ये एक प्लान है, एक साजिश है। क्या साजिश इख्तियार की गई कि गैर महसूस तरीके से, वो कहते हैं ना कि जो नाखूब था वो खूब हुआ, कि गुलामी में बदल जाता है कौमों का जमीर। क्या ऐसी ना नजर आने वाली चीजों और रास्तों से लोगों ने बेहयाई को मुसलमानों में मुतारफ कराया कि आज हमारे मेयार ही बदल गए, जिसकी मुंह बोलती तस्वीरें आज हमारा कल्चर है। तो आइए जरा दुआ मांग लेते हैं अल्लाह ताला से कि अल्लाह इस अमल को हमारे लिए आसान करना। आज की दुआ सही मुस्लिम की रिवायत 2720 है। अल्लाहुम्मा इन्नी अस्अलुकल हुदा वत्तुका वल अफाफ वल गिना। या अल्लाह, मैं तुझसे मांगता हूँ ہدایت اور پرہیزگاری اور حرام سے پاک دامنی اور دل کی تمنگری، یعنی اللہ مجھے ہدایت دے، اپنے لیے آمین کہیے، والتقا مجھے تقویٰ دے دے، حفظ النفس نم یوسم اپنے نفس کو ہر اس چیز سے بچانا جو گناہ گار کر دے، آنکھوں کا تقویٰ آنکھوں کو ہر اس چیز سے بچانا جو آنکھوں کو گناہ گار کر دے، اسی طرح کانوں دل زبان ہر عضو کا تقویٰ ہی یہ ہے کہ اس عضو کو گناہ گار ہونے سے بچانا، پھر والعفاف اف سے بچ کے رہوں، پرہیزگاری میں ایسی چیزوں میں انڈلج نہ ہوں جس میں آج کے دور میں بچیاں موجود ہیں، میری کلاس فیلوز کیا کرتی ہیں، میری سہیلیاں کیا کرتی ہیں، میری کزنس کیا کرتی کہتی ہیں، مجھے اس سے کوئی سروکار نہ ہو، بس اللہ مجھے تو بچتے بچاتے گزار دے، والغنا اور دل تمنگری کا شکار ہو جائے، یعنی میں اپنے آپ کو بہت دولت کا سمبل بنا کر بہت ماڈرنائزیشن کے طور پہ پیش کرنے کی کوششوں میں اللہ اور اس کے رسول کی دی ہوئی حدوں کو نہ توڑ جاؤں، تو میری مدد فرما. اور حدیث سلسلہ تو صحیحہ کی روایت 674 ہے، رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، اللہ تعالیٰ روز قیامت تین قسم کے آدمیوں کی طرف نہیں دیکھیں گے، یعنی شدید ناراضگی کا اظہار ہے، جب کسی سے آپ کا دل نہیں خوش ہوتا نا تو آپ اس سے نظریں نہیں ملاتے، ہو سکتا ہے چپکے چپکے آپ دیکھنے لگے لیکن آپ فیس ٹو فیس اس سے بات نہیں کرنا چاہتے، اور کبھی کبھی تو مائیں خوب چیخ لیتی ہیں، پکار لیتی ہیں، غصے کر لیتی ہیں، لیکن جب ماں یہ کہہ دے کہ اب میں نے تم سے کلام ہی نہیں کرنا تو پھر بچہ بھی سہم جاتا ہے. بالکل اسی چیز کو سامنے رکھ کر اپنے لیے یہ بات سامنے رکھیے گا کہ کتنی ضروری ہے یہ چیز جو آپ اور میں سننے والے ہیں، اور اس کو سنتے وقت آپ نے میں نے اللہ تعالیٰ سے یہ دعا کرنی ہے کہ اے میرے مالک مجھے بچا کے رکھ اللہ تعالیٰ کی اس ناراضگی سے، کہ اتنی ناراضگی بڑھ گئی کہ اللہ تعالیٰ کہتے ہیں میں نے اس کی طرف دیکھنا بھی نہیں، اور اللہ کے لیے تو کوئی مثال نہیں مگر جو مثال اللہ تعالیٰ خود اپنے لیے دے دے اس کو تو پھر میں نے آپ نے سمجھنا ہے. پہلا شخص والدین کا نافرمان، پھر مردوں سے مشابہت اختیار کرنے والی عورت، اور تیسرا شخص ہے دیوس. پہلی دو چیزیں تو ہمارے لیے آسان ہیں سمجھنا، تیسرا لفظ ذرا سا نیا ہے، عربی زبان میں دیوس کس کو کہتے ہیں؟ تو اس حدیث میں جو ڈسکرپشن ہے اس کو بھی سن لیجئے، اور چند چیزیں جو اس بارے میں آپ کو مجھے فائدہ دے سکتی ہیں، اور وہ کیا ہے؟ دیوس وہ آدمی جسے اپنے اہل و عیال کے سلسلے میں غیرت اور حمیت نہ ہو، ایسے بھائی باپ اور خاون جو اپنے اہل و عیال کی عفت و عصمت کا محافظ بننے کی بجائے اپنی عورتوں کے بارے میں غفلت کا شکار ہیں. اور اگر اس کو آپ ڈکشنری سے دیکھیں تو دال یا تھا اس کا روٹ ہے، دیوس کہتے ہیں اس کو، رجلن دیوسن، رجلن لا یغار ولا اہلہ ولا یقبل، جو اپنی عزت کے معاملے میں غیرت نہ رکھتا ہو، جس کی شرم ختم ہو چکی ہو اور بے غیرتی اس کا مزاج بن گئی ہو، اسے اپنے گھر والوں کی برائی پر شرم نہ آتی ہو. یہ سب آپ خود بھی جا کر یہ لفظ کھولیے ڈکشنری میں تو دیکھ سکیں گے، کیونکہ اللہ کے نبی کے بھولے ہوئے الفاظ کہہ لیجئے کہ موتیوں کی لڑی ہوتی ہے، آپ وہی لفظ بولتے تھے جہاں جس لفظ کی ضرورت تھی. پھر اسی طرح سے دا سیدی سدس سن دئی سن دیا ستن فخوا دئیو سن فقد الغیر اتو الخبل، یعنی دیوس لفظ ہے نرم ہونے والا، آسان ہونے والا، کیونکہ وہ اپنی عزت اور غیرت کے معاملے میں غیروں کے لیے نرم اور ڈھیلا ہو جاتا ہے. لبرل فادر، انڈرسٹینڈنگ ہسبینڈ، یہ مثالیں ہیں اس کو انگلش میں اگر آپ دیکھ لیں تو، اور جو لفظ ہیں وہ تو میں بول بھی نہیں پا رہی، آپ خود جا کے پڑھیے کیونکہ یہ علم کی محفل ہے، میں یہاں صرف ایک خاص حد تک آپ کی مدد کر سکتی ہوں، اور ڈکشنری سے بات کرنے کا مقصد یہ ہوتا ہے کہ اس کو کوئی کسی خاص سوچ کے ساتھ نہ جوڑ دے کہ کون کس کی بات کرتا ہے اور کیا ہے. یہاں تو ہم بات کر رہے ہیں، پہلے اللہ کے نبی کی بات لی کیونکہ قرآن پاک کی ڈکشنری حدیث ہے، حدیث سے کاٹ کر اگر آپ نے قرآن کو سمجھا تو آپ تو کوئی ایک کانسیپٹ نہ سمجھ سکیں گے، نکاح کا طریقہ تک تو نہیں ہے قرآن پاک میں. اور پھر ہم نے اللہ کے نبی کے بولے ہوئے لفظ کو زبان کی ڈکشنری سے سمجھ لیا تاکہ کوئی اس کو مسلمانوں کا مسئلہ نہ سمجھے. پوری دنیا میں کوئی بھی شخص اس لفظ کو ڈالے گا تو ایک ایسا باپ دکھے گا جس کو اپنی بیٹیوں کی اور اپنے بیٹوں کی برائی چبھے نہ، اور وہ ایسے لاڈلے بچے پال رہا ہے کہ جو بچے ماں سے زیادہ باپ سے خوش ہیں کیونکہ ابو کچھ کہتے نہیں، اور بڑے جوش سے مائیں کہتی ہیں میرے میاں کو تو غصہ ہی نہیں آتا، ان کا تو پتا مارا گیا. تو یاد رکھیے خلاف شریعت چیز کو دیکھ کر پتے کا مرنا ये कोई पसंदीदा काम नहीं। कोशिश करती हूँ कि आज कोई लफ्ज़ ऐसा ज़ुबान से ना निकल जाए कि जिससे आज के दौर का ये इतना बड़ा फितना, कि जिसने कोरोना वायरस से भी बहुत ज़्यादा नुकसान किया, और ये वो फितना है कि जो आज हम मुसलमानों के घरों में आया तो क्या हो गया। हदीस के साथ ज़रा चंद जुमले हैं, उनको सुन लीजिए। मुस्लिम की रिवायत 152, ईमान की 70 से कुछ ज़्यादा शाखें हैं। हया ईमान की एक शाख है, शोबतु मिनल ईमान, ब्रांच ऑफ ईमान है। अब इस हदीस को सामने रखकर चार सवाल हर एक सिर्फ अपने लिए सोचे। आज एक मुसलमान बाप बेटी को किस हाल हुलिये में बाहर लेकर जाता है? दुल्हन को दूसरों के सामने कैसे पेश किया जाता है? भाई बहन इकट्ठे कैसी फिल्में देखते हैं? और शौहर बीवी को सजा संवार कर कैसे बाहर ले जाता है? देखिए, ये सवाल आपके लिए हैं जो आप कुरान पढ़ रहे हैं। वल्लाह, इन सवालों को किसी ऐसे बाप भाई बेटे और शौहर के सामने मत रखिए जो नमाज भी नहीं पढ़ता, जिसको पता ही नहीं कि दीन है क्या, जिसकी जिंदगी में अभी तक ये किताब खुली नहीं। ये तो किताब से जुड़े हुए माँ बाप के लिए क्वेश्चनेरियन है आज। डोंट बी जजमेंटल, डोंट लुक एट अदर्स। हम अपने ऊपर बात करते हैं, क्योंकि दवा तो हम खा रहे हैं, सेहत तो हमें होनी थी। वो तो बेचारे भोले भाले गाफिलात है, उनका तक तो बस एक काम कीजिए, इल्म का चिराग दे दें। वो भी इस बारे में बहुत खूबसूरत तरीके से आप देखेंगे, क्योंकि ये जो पारा है ना, असल में अगर मैं इस सारे को जितनी भी दफा देख सकी, अगर उसको जमा कर दूं, तो आपको इस पारे के अंदर तीन चीजें नजर आनी चाहिए पढ़ते और पढ़ाते हुए। इंशाल्लाह सूरत नूर के शुरू में उस पर बात करूंगी। अभी तो हम सूरत मोमिनून पढ़ने वाले हैं, तो घर के सरबराह और मर्दों की जिम्मेदारियां बताई जा रही हैं इस बारे में। बाप की हैसियत से बाप की क्या जिम्मेदारी है, भाई या बेटे की हैसियत से उसकी क्या जिम्मेदारी है, और शौहर की हैसियत से एक मर्द का क्या हक है जो एक औरत को मानना ही पड़ेगा। कोई अपने ऊपर इसको ले ना ले, किसी को ये अच्छा लगे ना लगे, कोई इसको पसंद करे ना करे, ये उसकी बात है। और याद रखिए कि सिर्फ बेटियां नहीं बेटे भी, सिर्फ बच्चे नहीं बच्चियां भी, क्योंकि दोनों ही तरफ से बात जब बिगड़ती है तो खराबी होती है। अब आइए सूरत मोमिनून पे थोड़ी सी बात करते हैं। हमने सूरत बकरा में तीन गिरोहों का तذکرہ पढ़ा था बिल्कुल शुरू में। मुत्तकीन थे, जिनको ईमान वाले कहा जा सकता है, कुफार की बात थी और मुनाफिकीन की बात थी। तरतीब के लिहाज से कुरान पाक में सूरत अल मोमिनून, सूरत अल मुनाफिकून और सूरत अल काफिरून। आज उस सिलसिले की पहली सूरत आपके मेरे सामने है अल मोमिनून। ये बहुत ही खूबसूरत सा एक नुक्ता है मेरे आपके लिए, कि गोल तो यही है कि हमने खुद भी और अपनी नस्लों को भी मोमिनात और मोमिनीन बनाना है। और सूरत अल मोमिनून में अगर हया के मौजू को देखें, कि हया से महरूमी का फितना इस सूरत में कहाँ कहाँ दिखता है, जिसकी वजह से इस बारे में इस टॉपिक को चूज किया गया। तो आयत 5 में मोमिनीन की सिफात बयान करते हुए अल्लाह सुबहाना ताला ने फरमा दिया कि ये वो लोग हैं, वल्लज़ीनहुम लिफुरूजिहिम हाफिज़ून, फुहश से दूर रहते हैं, शर्मगाहों की हिफाजत करते हैं। आयत 49 में हम देखेंगे कि किताब का मकसद हिदायत पाना, किताब से दूरी हया से महरूमी का मूजिब बनती है। आयत 67, हया से महरूमी और फहाशी के फितने की वजह से सामिरन तहजुरून की कैफियत आती है। ये सामिरन तहजुरून क्या है, वहां तक सबर कर सकें तो ठीक है, बस इतना समझ लीजिए कि उस दौर के ड्रामे और फिक्शन, जो अरबों में लफ्ज़ मारूफ थे, अल्लाह ने वही इस्तेमाल किए। आयत 78, कान आंखें और दिल जैसी नेमतों का शुक्र क्या है कि हराम और फुहश के कामों से इनको दूर रखा जाए। आयत 98, शैतान के वसवसों से पनाह मांगने का हुक्म, क्योंकि शैतान फुहश की दावत देता है। और आयत 115, अफहसिब तुमन्नमा खलकनाकुम अबसा, क्या बस तुमने ये गुमान किया कि हमने तुम्हें अबस पैदा किया, बेकार, बस खुद को एक शो पीस बनाकर खुद भी और दूसरों को भी खुश रख के चले जाओगे। तो हया से महरूमी के फितने का नतीजा कि इंसानियत मकसद हयात से गफलत पा रही है। इसी तरह आगे जाते जाएंगे तो सूरत अन नूर होगी, इस बारे में पूरी सूरत अल मोमिनून है और पूरी सूरत नूर है और चंद आयात सूरत फुरकान की भी हैं। तो सूरत नूर के हवाले से इधर ही देख लेते हैं। पहली आयत में गैर शादीशुदा लोगों के लिए जिना की सजा 100 कोड़े रखे गए। इसी तरह से आयत 19, तशी अल फाखिशतु, फोहश की तशखीर की सजा दुनिया और आखरत में इसकी सजा है, यानी जो लोग पब्लिसाइज करते हैं फोहश को और आयत 21:21 फहाशी के रास्ते पे चलना दरअसल शैतान की पैरवी करना है। आयत 23 पाक दामन बाहया औरतों पर तोहमत लगाना लानत और अजाब का मुजिब है। आयत 26 अल्लाह ताला का कानून बाहया पाकीजा मर्द बाहया औरतों के लिए मगफरत और इसके करीम का इनाम है, यानी लाइक माइंडेड पीपल लिव टुगेदर। और आयत 27, 34, 58 और 61 में फुखश दूर करने और माशरे की तत्हीर के इकदाम आते हैं कि कैसे माशरे को पाक किया जाए। तो इंशाल्लाह ताला इस पारे के पढ़ने के दौरान ही हमारा जहन बहुत साफ होगा, हम रोशन ख्याल बनेंगे, हम नैरो माइंडेडनेस अपने अंदर से निकाल देंगे, तंग नजरी और तासुब के साथ इस मौजू को नहीं बल्कि खुले दिल दिमाग के साथ सुनेंगे। पूरे पारे में इसके अलावा जो हया के मौजू के साथ साथ दूसरे टॉपिक्स चलेंगे वो क्या है कि ईमान लाकर नेक अमल करना। अल्लाह ताला पानी को वापस लेने पर भी कुदरत रखता है, इसलिए पानी को सोच के इस्तेमाल करो। अल्लाह ताला की इबादत करना, रब से मदद मांगना, भलाइयों में सबकत ले जाना, इसकी कोशिश करनी है इंशाल्लाह हमने। अल्लाह ताला की सिफात पे गौर व फिक्र करना, बुराई को अच्छे तरीके से दूर करना और तौबा करके इस्लाह करना, और सबसे बढ़ के क्या है कि अहले ईमान के बारे में अच्छा गुमान करना सीखेंगे। फिर इधर दोबारा शैतान के कदमों की पैरवी का तज़किरा होगा और इससे बचने की कोशिश करनी है, पाक दामनी इख्तियार करने के तरीके सीखेंगे और अल्लाह के नूर को हासिल करने के लिए ऐसे घरों में रहना जिनमें अल्लाह का जिक्र बुलंद किया जाता है और अल्लाह ताला की निशानियों से सबक लेना सीखेंगे, अल्लाह ताला और उसके रसूल की फरमा बरदारी करना, अल्लाह ताला के अहकामात की पाबंदी करना और अल्लाह और इसके रसूल पर ईमान लाना सीखेंगे, और फिर हम अल्लाह ताला की सिफात पे गौर व फिक्र करेंगे दुआ करके कि अल्लाह ये सारे काम हमारे लिए तू आसान कर दे। देखिए ये रब्बानी नसीहतें हैं, कोई छोटी बात नहीं है, इसलिए इसको सुनते पढ़ते वक्त अपने आप को जितना खुशकिस्मत समझ सकें करिए। लोग तो लोगों के बनाए हुए निज़ाम पे ही गौर व फिक्र करके जिंदगियां गुजार गए, हम मुसलमान कितने खुशकिस्मत हैं कि अल्लाह ताला के दिए हुए निज़ाम हयात को मानते हैं। तो सूरत मोमिनून तरतीब के एतबार से 23rd यानी 23वें नंबर की सूरत है और इसमें 118 आयात हैं। बिस्मिल्लाहिर्रहमानिर्रहीम قد افلح المؤمنون الذين هم في صلاتهم خاشعون والذين هم عن اللغو معرضون والذين هم للزكاة فاعلون والذين هم لفروجهم حافظون۔ مومنین کی صفات ہیں، ابتدائی نو آیات میں آپ کے میرے لیے ایک چیک لسٹ بھی ہے۔ یقیناً ایمان والوں نے فلاح حاصل کر لی، وہ کون ہوتے ہیں؟ جو اپنی نماز میں خشوع کرتے ہیں اور جو لغویات سے منہ موڑ لیتے ہیں اور جو زکوٰۃ ادا کرنے والے ہیں اور جو اپنی شرمگاہوں کی حفاظت کرنے والے ہیں، سوائے اپنی بیویوں اور ملکیت کی لونڈیوں کے، یقیناً یہ ملامت زدہ لوگوں میں سے نہیں، سو اس کے سوا کچھ اور چاہیں وہی حد سے تجاوز کر جانے والے ہیں، اور جو اپنی امانتوں اور وعدوں کی حفاظت کرنے والے ہیں، جو اپنی نمازوں کی نگہبانی کرتے ہیں، اولئک ہم الوارثون یہی وارث ہیں۔ کس کے؟ ماں باپ یعنی اماں اور حوا اور بابا آدم کی چھوڑی ہوئی جگہ کے، اور وہ کون سی خوبصورت؟ الذین یرثون الفردوس، وہ جگہ ہے فردوس، جو فردوس کے وارث ہوں گے جہاں وہ ہمیشہ رہیں گے۔ کیا پتہ چلا ان ابتدائی 11 آیات میں اللہ سبحانہ تعالیٰ نے ایک بڑا خوبصورت نقطہ کیا، اور ساتھ ہی اگلی آیت کو بھی پڑھ لیں تو اور بھی آسان ہوگا۔ اور یقیناً ہم نے انسان کو مٹی کے جوہر سے پیدا کیا، یعنی مٹی سے بنے ہوئے انسان کو اللہ تعالیٰ نے جینے کے لیے وہ باتیں سکھا دیں کہ اگر وہ اس پہ عمل کر جائے تو پھر جنت میں اس کا وجود حسین و جمیل چیز سے بنے گا۔ تو آپ دیکھیے کہ قد افلح المؤمنون، کامیاب اور مومن لوگ کون ہوتے ہیں؟ اگر آپ ان آیات پہ غور کریں تو آپ کو چند چیزیں بہت ہی واضح ہو کے دکھیں گی۔ پہلی لفظ دیکھیے، قد افلح، یہ ماضی کا صیغہ ہے، کہا تو یہ جاتا ہے نا سوچنے میں کہ فلاح پائیں گے ایمان والے جب یہ سارے کام کریں گے جو آگے ہیں، یہ نہیں کہا، کہا پا گے۔ اور عربی زبان کا یہ اصول یاد رکھیے، مستقبل میں پیش آنے والی بات کو اگر ماضی کے صیغے سے پیش کیا جائے تو اس میں شدت اور شورٹی آتی ہے۔ یہ بالکل ایسی ہے کہ دو لوگ سودا کر رہے ہیں، وہ کہتا ہے 10 کا دے دو، وہ کہتا ہے 5 کا، اچھا چلو 6 کا، اوکے ٹھیک ہے 7 کا، ڈن ڈن ڈن۔ اب یہ ڈن لفظ سب جانتے ہیں انگلش میں، تو بالکل اسی طرح، یعنی پوری بات ہے، حقیقی بات ہے، یقینی بات ہے کہ یہ لوگ فلاح پائیں گے۔ قرآن پاک میں 3 جگہ پر ईमान वालों की या मुसलमानों की खूबियों के पैकेजेस हैं। एक है सूरत मारिज में, दूसरा रुकू है। ये बेर मिनिमम पे रहने वाले मुसलमान हैं, बिल्कुल इब्तदाई दर्जे में। जब किसी को आप दीन की दावत दें, नए लोग, बिगड़े हुए लोग, बेचारे मासूम लोग, तो आप उनको सूरत मारिज की वो आयतें बढ़ाएं कि बस ये कर लो, तो फिर इंसान मुस्लिम के दर्जे पे आता है। इसके बाद ये दूसरा गिरोह है जो यहाँ मौजूद है, अल मोमिनून। तो याद रखे ये मिडल क्लास है, इसको मोमिन कहते हैं। यानी जब ये खूबियां आ जाएं तो इंसान मोमिन बनता है। और इसके बाद फिर हम आगे ही देखेंगे सूरत अल फुरकान के आखिरी रुकू में इबादुर रहमान, ये बेस्ट लेवलर्स हैं, रहमान के पसंदीदा बंदे, जिनको फेवरेटीज ऑफ रहमान कह सकते हैं। तो आप और मैं यहाँ डिवाइन गाइडेंस का एक खूबसूरत पैकेज पढ़ रहे हैं कि जिसमें फलाह का तसव्वुर है। दूसरी बात देखिए कि फलाह का लफ्ज मेहनत, मशक्कत, चीर फाड़ और खैर के लिए और बका के लिए होता है। कामयाबी के लिए अरबी में बहुत से लफ्ज हैं, मसलन देखिए फाज, फायजा, फोजिया, फकद, फाजा, फौजा, नजीमा, पीछे भी पढ़ चुके, तो वो कामयाबी भी होती है। लेकिन फलाह की लफ्ज के लिए सबसे बड़ी खूबसूरती, याद रखिए, दुनिया की भी कामयाबी और आखरत की भी कामयाबी, लेकिन इसमें मेहनत है। अब अगर आप और मैं आज कुछ चीजें पढ़ने वाले हैं तो फिर इसके बाद आपको मुझे इनकी फिक्र होगी कि नहीं होगी। अब आप जब किसी भी काम को करते हैं बगैर मेहनत के, होता है कुछ, एक फिल्म नहीं पिक्चराइज होती, कई दफा पहाड़ियों से गिर जाते हैं एक्टर्स, कितनी मुश्किलात होती हैं। तो दुनिया में रहते हुए जन्नत को पाने के लिए मेहनत ना करेंगे क्या? किसान को फलाह कहते हैं, कैसे जमीन का सीना फाड़ता है, फिर बीज डालता है, फिर सब्र करता है। तो लिहाजा एक तो यहाँ ये नियत कीजिए कि अगर वाकई मोमिन बनना है तो मेहनत करनी पड़ेगी। अल्लाह के नबी के बारे में जो कान अखुल कुरआन की बात थी, वो इन्हीं आयतों पे आती है। हजरत आयशा सिद्दीका से जब किसी ने पूछा कि अल्लाह के नबी कैसे थे, तो कहने लगी सूरत मोमिनून का इब्तदाई रुकू पढ़ लो, ऐसे थे। तो अल्लाह ताला आपको मुझे मेहनत करने वाला बना दे। इसी से फिर फलाह उस कामयाबी को भी कहते हैं जो मेहनत के बाद हासिल हो। फिर आप देखिए कि इसमें हमने जो सिफात देखी हैं, तो सबसे पहले नमाज में खुशू की बात है ईमान लाने के बाद। यानी कामयाबी का नुक्ता आगाज ईमान लाने से ही शुरू हो जाता है, और फिर उसके बाद नमाज का खुशू, शुरू में खुशू है और आखिरी आयतों में देखे यो हाफिजून। गोया के एक जुमला बोल देती हूँ कि मोमिन की जिंदगी नमाज की दो ब्रैकेट्स के अंदर रहती है, शुरू भी दिन का नमाज से और आखिर भी नमाज से। फजर के वक्त सोया नहीं रहता और इशा के बाद जागता नहीं है, ये कामयाब जिंदगी के रास्ते हैं। और खुशू कहते हैं ऐसा खौफ जिसका असर जिस्म पर महसूस हो। हजरत अली रजी अल्लाह अन्हो, नमाज से पहले उनका रंग बदल जाता था, जिस्म नमाज के दौरान कांपता था। लोगों ने पूछा कि आपके साथ ऐसा क्यों होता है, तो कहने लगे कि ये एहसास शुरू हो जाता है कि बहुत बड़े बादशाह के दरबार में खड़ा होने वाला हूँ। क्या आपकी मेरी कोई एक भी नमाज इस तरह की है? खाशीन की नमाज वो होती है जो मुकम्मल अच्छे तरीके से नमाज पढ़ते हैं, उनका दिल भी डर होता है, उनका हाल भी डर होता है। आम दर्जे के नमाजियों को मुसल्लीन कहते हैं, जिसका जिक्र आगे हम पढ़ेंगे कि मा सलककुम फिस सकर, वहां वो ये नहीं कहेंगे खुशू नहीं, तो वो कहते हैं लम नकुम मिनल मुसल्लीन, इब्तदाई दर्जे के नमाजियों के लिए आता है। तो फिर इसमें क्या पता चला, एक एक रुकन को बेहतर बनाना है, औकात के मुताबिक पढ़नी है, तवज्जो अल्लाह की तरफ हो, जज्बात हो अल्लाह ताला के साथ, इंसान अच्छा ताल्लुक महसूस करे। जब नमाज आती है तो आप देखिए अगला मरहला क्या होता है कि लफ्ज़ इज्तनाब होता है, क्योंकि नमाज भी तो हमारी ख्वाहिशात पे काबू का नाम है ना। हम खा नहीं सकते, सो नहीं सकते, बोल नहीं सकते, हालांकि दिल बहुत करता है इन चीजों पे। तो दिन में 5 बार जब प्रैक्टिस की तो शहवत पे काबू आया, तो जिंदगी से लफ निकल गया। जब लफ निकलता है तो माल बहुत जमा हो जाता है, तो पैसा जब पास आया, एक्स्ट्रा माल आ गया, तो ज़कात देने लग गए। और यहाँ तस्किया के मानों में ज़कात, क्योंकि मक्की सूरत है। कहना चाहिए कि मोमिन की जिंदगी का ये एक नक्शा है जो आपके मेरे सामने है। अल्लाह ताला नमाजों में खुशू के बाद शहवानी ख्वाहिशात पे काबू पाते पाते उसको इतना केयरफुल बना देते हैं कि उसकी जिंदगी से हर लफ निकल जाता है। यूजलेस थिंग्स, हर एक्टिविटी, हर वो जगह, हर वो महफिल, हर वो हरकत जिसका कोई मकसद नहीं है, हर वो मसरूफियत जो अल्लाह से दूर कर दे, बस वो देख लीजिए कि ऐसी चीजें उसकी जिंदगी में आती है। और याद रखिए कि लफ का हमारी नमाज पे बड़ा गहरा असर पड़ता है। जो चीज देख कर जाए नमाज पर खड़े होंगे, जहां से आकर फौरन नमाज पे खड़े होंगे, उसी का असर, उसी की तस्वीरें दिमाग में आती रहेंगी। मैच देखते देखते खड़े हो जाइए नमाज पढ़ने, तो वहां भी फुटबॉल देख रहे होंगे और स्कोर गिन रहे होंगे। आप किसी हसीन मैगजीन को देख रहे हैं जहां मॉडल्स अपना जिस्म दिखा रही हैं, तो नमाज में भी वो फुदकती हुई आपके दिमाग पे बोझ डालेंगी। बाजार से आते ही नमाज के लिए खड़े हो जाइए तो वो जो हैंगरों में लटके हुए कपड़े और जूते थे वो दिखेंगे, और अगर दोस्तों की महफिलों से उठ के फटाफट में आई 2 मिनट में नमाज पढ़ के, तो हो सकता है नमाज में किसी बात को याद करके हसीना निकल जाए। नमाज तो हमारी 5-6 मिनट से ज्यादा ना हो, और कुछ ऐसी बुक्स हैं कि जिस पे जाएं तो 1 घंटे का तो पता भी ना चले। ये है लघवियात। जितना जिंदगी से लघवियात को निकालते जाएंगे आपकी जिंदगी में खूबसूरती आएगी। अगर आप एक साइकिल देख लें जो कि हम इन 9 आयतों में देख रहे हैं ना, तो नमाजों की हिफाजत ईमान का हिस्सा। नमाज में खुशू है, लघवियात से परहेज है, फिर जकात के लिए देने के लिए माल बहुत है, और फिर शर्मगाह की हिफाजत है, इसका ताल्लुक है हया से। फिर निकाह के बगैर किसी के साथ ताल्लुक हो नहीं सकता। मोमिन की जिंदगी हकीकत में इसी तरह की खूबसूरत होती है। वो निकाह के दायरे में रहकर ही अपनी सब नफसानी ख्वाहिशात पूरी करता है। आप कह लीजिए इसके बाद फिर अमानतों और अहदों पैमान को निभाना आसान होता है। फिर शौहर की अमानत, बीवी की अमानत, उसमें खयानत नहीं होती। बच्चों के मामले में इंसान केयरलेस नहीं होता और बाकी जिम्मेदारियां आसान दर्जे पे पूरी करता है। ये नहीं कि कह तो दिया लेकिन दिल में ये कि मैं तो नहीं कर सकता, और इस तरीके से इंसान एक एक जिम्मेदारी को निभाता हुआ इस दुनिया से चला जाएगा, गोया कि इन 10 बातों पर अमल पूरी शरीयत पर अमल के मुतरादिफ हो जाएगा। अब आप और मैं अपने बारे में सोच लें कि हम क्या सोचते हैं। क्या जन्नतुल फिरदौस में ले जाने वाले मेरे अमाल पूरे? आप इकोनॉमी क्लास में टिकट ले लें, सफर कर लें, या फर्स्ट क्लास में करें? तो अगर आप और मैं आज से गोल ये बना लें कि जाना हमने फर्स्ट क्लास में, तो फिर फलाह के लिए मेहनत तो करनी पड़ेगी। अल्लाह ताला आपके मेरे लिए आसान कर दें। फिर आप देखिए, दो लफ्ज़ हैं उर्दू में, जरा सा कन्फ्यूजिंग होता है, इसलिए आपको दिखाते हैं। खुशू और खुदू, ये क्या चीज़ है? नमाज में खुशू, खुदू और लगवियात का रब्त क्या है? खुशू कहते हैं दिल के झुकने को, खशा, खशियत, और खुदू कहते हैं अज़ा का झुकना। मसलन एक शख्स है दाढ़ी के बालों से खेल रहा है, तो आपने फरमाया अगर इसके दिल में खुशू होता तो ये ऐसा ना करता। तो जब खुशू दिल से झुके, खुदू जाहरी तौर पर ऐसे खड़े हैं जैसे कटहरे में एक मुजरिम खड़ा है, तो उसका लाजमी नतीजा है कि लघवियात से परहेज होगी। नमाज चूंकि दिन में 5 बार पढ़ी जाती है, तो बहुत जरूरी बात है कि हम इसको बेहतर करें। दुआ कीजिए अल्लाह हमारे लिए कोई ऐसा असबाब बना दे कि हम दौरे कुरान के बाद अपनी नमाजों को मजीद बेहतर कर सकें, क्योंकि अल्हम्दुलिल्लाह ज़ादुल खैर में जो हमने नमाज का सिलसिला शुरू किया, आज तक उसके फीडबैक्स आ रहे हैं, और कितने ही साथियों की नमाज खूबसूरत हो गई। तो इंशाल्लाह इस पे मजीद बातें करेंगे, लेकिन इस वक्त चंद पॉइंट्स नोट कीजिएगा कि नमाज में खुशू खुदू कैसे बढ़ाएं। अक्सर लोग ये सवाल करते हैं, ख्याल बड़े आते हैं, दिल इधर उधर चला जाता है, सोच भटकती है। तो कुछ चीजें तो आपको अभी तक समझ आ गई, कुछ और समझ लीजिए। पहली बात है कि नमाज पूरी तवज्जो और दिल की हाजिरी के साथ पढ़ें। नमाज का तर्जुमा जाने, मतलब जाने, क्या पढ़ रहे हो। नमाज अव्वल वक्त पर पढ़े, डिलेट जो होती है ना नमाज, उसमें बस खाना पूरी होती है। फिर इस तरह जाहरी और बातनी तहारत का ख्याल रखें, कपड़ों, बालों और हाथों से ना खेलें, और जरूरियात से फारिग होकर नमाज पढ़ें, ताकि कोई ऐसी बशरी हाजत ना हो कि जो आपकी मेरी तवज्जो को ले जाए। अल्लाह ताला हमें इन नमाजों का हक अदा करने वाला बनाए। और एक चीज जिसे मुझे बहुत फायदा हुआ, नमाज इज अ गिफ्ट, नमाज एक तोहफा है जो मैं अल्लाह ताला को देने लगी हूँ। तो अल्लाह ताला के पास कैसा तोहफा जाता होगा, इस सोच के साथ नमाज पढ़ें। किसी इंसान को कोई गिफ्ट देते हैं तो कितना सजा संवार कर दें, तो अल्लाह ताला के पास क्या कटी फटी नमाजें जाती होंगी। अब आगे देखिए, एम्ब्रोलॉजी, दुनिया की वो किताब जो सबसे ज्यादा पढ़ी जाने वाली किताब है आज भी। 1400 साल पहले जबकि उस अरब माशरे में कोई जानता नहीं था इन चीज़ों को, अल्लाह ने साइंस पढ़ा दी, बच्चे का माँ के पेट का सफर पढ़ा दिया। इससे पता चलता है कि ये कुरान रब का कलाम है। कैसे? थुम्मा जालनाहु नुत्फतन फी करारिम मकीन, फिर इसे नुत्फा बनाकर महफूज जगह में करार दे दिया, फिर नुत्फे को हमने जमा व खून बना दिया, फिर इस खून के लोटड़े को गोश्त का टुकड़ा बना दिया, फिर गोश्त के टुकड़े में हड्डियां पैदा कर दी, फिर हड्डियों को हमने गोश्त पहना दिया, फिर दूसरी बनावट में इसे पैदा कर दिया। बरकतों वाला है वो अल्लाह जो सबसे बेहतरीन पैदा करने वाला। जिस तरतीब से यहाँ बात है ना, आज डॉक्टर्स इस चीज को मान गए कि बच्चे का एक नुतफे से, यानी एक ड्रॉप ऑफ मनी से बच्चे की कैफियत आने में यही तरतीब है, कब हड्डियां बनती हैं, कब गोश्त बनता है। फतबारक अल्लाह अहसनुल खालिकीन, इससे ज्यादा खूबसूरत क्या मिसाल होगी कि कुरान इल्हामी किताब है। अल्लाह के नबी ने कभी साइंस नहीं पढ़ी, कभी मेडिसिन नहीं पढ़ी, उनकी जुबान से ये बातें सुनकर क्या कैफियत होती होगी उस दौर के लोगों की। सुम्मा इन्नकुम बाद ज़ालिक लमय्यितून, इसके बाद फिर तुम सब यकीनन मर जाने वाले हो। ये है सफर। देखिए दुनिया में आने के मराहिल कितनी आयतों में बयान हुए, और मौत का सफर सिर्फ एक जुमला, फिर बस मर जाओगे और फिर तुम्हारी एक नई दुनिया शुरू होगी। और वो कौन सी दुनिया? सुम्मा इन्नकुम यौमल क़ियामति तुबअसून, फिर क़ियामत के दिन बिलाशुबा तुम सब उठाए जाओगे। ये है इंसान की चार लफ्ज़ों की कहानी। आप देखिए कि इंसान की पैदाइश और उसकी हकीकत, यहाँ लफ्ज़ नुतफ़ा, अलका, मुदगा और एजामन, फिर लहमन, ये सारे मराहिल कैसे हैं देखिएगा। तीन, खुश्क मट्टी को कहते हैं, फिर उसको गूंदा जाता है, तीन लाजिब, उसमें चिकनाई पैदा होती है। फिर वो सारे मराहिल जो मट्टी के थे, हमाय मसनून से गुजरते हुए नुतफे की शक्ल में, माँ और बाप का मिलाप, जिसको आप जायगोट कह सकते हैं इंग्लिश में, कुछ अरसे के बाद ये अलका की सूरत में ढल जाता है, जमा हुआ खून। कहते हैं कि 2 वीक के बाद ये कैफियत आती है और उसी वक्त जान डलती है। बच्चा तो शुरू से जिंदा होता है, लेकिन इस वक्त एक पूरा वो अलका होता है, और कुछ हफ्ते में ही 3 इंच लंबा एक पूरा बच्चा माँ के रहम में होता है, उसका एक एक उस बन चुका होता है। फिर आप देखिए गोश्त की बोटी, फिर इजामन हड्डियाँ, हड्डियों के ऊपर गोश्त है लहमन, और फिर दूसरी ही मखलूक यानी एक बच्चा दुनिया में आता है, और उसके बाद फिर आपकी मेरी दुनिया की जिंदगी जो आज चल रही है, पिछले मरहले गुजर गए, इस वक्त आप और मैं इस क्यूब में खड़े हैं जिसको दुनिया कहते हैं, बस इसके बाद मौत, और मौत के बाद जिंदा करके उठाया जाना। इतनी सी कहानी है इस इंसान की जिसके लिए अभी तक भी सीरियस नहीं हुए। कायनात पे गौर व फिक्र कराया जा रहा है, वलकत खलकना फौकुकुम सब अतराएक, और हमने तुम्हारे ऊपर 7 आसमान बनाए हैं, और हम मखलूकात से गाफिल नहीं, और हम एक सही अंदाजे से आसमान से पानी बरसाते हैं, फिर इसे जमीन में ठहराते हैं, और हम इसके ले जाने पर कादिर हैं। यकीनन जाइए थर के इलाकों में देखिए, दनान इलाका देखिए जाके अफ्रीका का, पानी का खतरा नहीं, हड्डियों के ढांचे बन गए लोग। अल्लाह कहते पानी के साथ अच्छा मामला किया करो। अगली चंद आयतों में पानी की मजीद खूबियाँ, और इसी पानी के जरिए से हम तुम्हारे लिए खजूरों और अंगूरों के बागात पैदा कर देते हैं कि तुम्हारे लिए इनमें बहुत से मेवे होते हैं, इन्हीं में से तुम खाते भी हो। दिन में गौर कीजिए, आज के गौर तलब नुक्तों में पानी है, किचन में काम करते हुए, वॉशरूम में किसी भी जरूरत से फारिग होते हुए सोचिएगा कि अगर ये पानी ना होता तो क्या होता। और वो दरख्त जो तूरे से ना पहाड़ से निकलता है, मुराद ऑलिव ऑयल, जो तेल निकालता है और खाने वाले के लिए सालन है, और तुम्हारे लिए चौपायों में भी बड़ी भारी इबरत है, इनके पेटों से हम तुम्हें दूध पिलाते हैं, और भी बहुत से नफे तुम्हारे लिए हैं इनमें, इनमें से बास को तुम खाते भी हो, और इन पर और कश्तियों पर तुम सवार कराए जाते हो। गौर करो, अंदर की आंख खोलो, इतनी बड़ी हस्ती की बात को दिल लगा कर सुनो। फिर अम्बिया कराम को जो भेजा गया लोगों की हिदायत का जरिया बनाकर, वलकद अरसलना नूहन इला कौमिही, और यकीनन हमने नूह अलैहिस्सलाम को उनकी कौम की तरफ रसूल बनाकर भेजा। उन्होंने कहा है मेरी कौम के लोगो, अल्लाह की इबादत करो, और इसके सिवा तुम्हारा कोई माबूद नहीं, क्या तुम उससे नहीं डरते? कितना क्लियर कट मैसेज है, नबी को इधर उधर की बातों में नहीं उलझाते थे, सीधी सीधी बात करते थे कि जिसको समझने के बाद बाकी सारी बातें खुद ब खुद सीधी हो जाती हैं। उनकी कौम के काफिर सरदारों ने साफ कह दिया कि ये तो तुम जैसा ही इंसान है, ये तुम पर फजीलत और बड़ाई हासिल करना चाहता है, अगर अल्लाह ही को मंजूर होता तो किसी फरिश्ते को उतारता, हमने तो इसे अपने अगले बाप दादों के जमाने में सुना ही नहीं। वही धान के पान, वही इल्जाम है सारे जो शुरू से लगे लगाए गए कि ये क्या है और वो क्यों है और हम एक इंसान की बात क्यों माने। यकीनन इस शख्स को जुनून है, अगला इल्जाम, बस तुम इसे एक वक्त मुकर्रर तक ढील दो। नूह अलैहिस्सलाम ने दुआ की है, मेरे रब इनको जुटलाने पर तू मेरी मदद कर। देखिए एक ईमान वाले का फिर सहारा तो अल्लाह ही पे होता है, नजरें भी अल्लाह पे हैं, वो दूसरों के साथ वही मामला करता है जिसका अल्लाह ताला उसको हुक्म देता है। काला रब इंसुरनी बिमा कज़्ज़बून, फिर अल्लाह ने कैसे मदद की? आप इसको देखेंगे कि अल्लाह ताला जब बंदे उसके रास्ते में आजमाए जाते हैं तो फिर उस पर किस तरीके से उनकी मदद करता है। अगर अभी तक की जो बात है इसका खुलासा कर लें तो हमने ईमान वालों की 9 सिफात देखी, انسانی تخلیق کے 6 مراحل دیکھے اور تم اپنے رب کی نعمتوں کا شمار نہیں کر سکتے. ایک بار یہ حقیقت دوبارہ کھل گئی ہم پر. حق کی دعوت دینے والوں کو باتیں سننا پڑتی ہیں. حضرت نوح علیہ السلام کی خوبصورت دعا, اب دیکھیے کہ اس قوم کا برا انجام کیسے ہوتا ہے. تو ہم نے ان کی طرح وحی بھیجی کہ تو ہماری آنکھوں کے سامنے ہماری وحی کے مطابق ایک کشتی بنا. جب نوح علیہ السلام اللہ کی ہدایت کے مطابق کشتی بناتے ہیں تو کشتی تر جاتی ہے. تو کیا اگر آج میں اور آپ اللہ کی بتائی ہوئی شریعت کے مطابق زندگیوں کی کشتیاں چلائیں گے تو کیا ہم ڈوب جائیں گے؟ تو یاد رکھیے, حیا کا تصور آج دلوں میں اس طرح سے بٹھانا ہے کہ جو باتیں اللہ نے کہہ دی ہیں ان پہ عمل میں ہی ہماری بقا ہے. جب ہمارا حکم آ جائے اور تنور ابل پڑے تو ہر قسم کا ایک ایک جوڑا اس میں رکھ لے اور اپنے اہل کو بھی, مگر ان میں سے جن کے بارے میں ہماری بات پہلے گزر چکی ہے, خبردار جن لوگوں نے ظلم کیا ان کے بارے میں مجھ سے کچھ کلام نہ کرنا, وہ تو سب ڈبوئے جائیں گے. بے لاگ ہے اللہ کا انصاف. ایک مہلت دیتا اللہ تعالیٰ ہر ایک کو, ہماری بھی ابھی مہلت چل رہی ہے. اسی میں انسان سنبھل جائے تو اللہ تعالیٰ پھر بچا بھی لیتا ہے. جب تو اور تیرے ساتھی کشتی پر باطمینان بیٹھ جاؤ تو کہنا, سب تعریف اللہ ہی کے لیے ہے جس نے ہمیں ظالم لوگوں سے نجات دلائی. خوبصورت دعا ہے. جب اللہ تعالیٰ آپ کو کسی بھی آفت سے, کسی بھی بلا سے عافیت کے ساتھ گزار دے تو آپ بھی اللہ تعالیٰ کی تعریفیں کر سکتے ہیں اور کہنا کہ میرے رب مجھے ببرکت اتار اور تو ہی بہتر ہے اتارنے والوں میں. کسی جگہ کسی بستی میں جا کر قدم رکھیں, یہ دعائیں مانگ لیجئے کہ ربی انزلنی منزلم مبارک وانت خیر المنزلین. مومن کے ساتھ ساتھ دعائیں چلتی ہیں. آپ دیکھیے جیسے سانس چلتا ہے نا, احساس بھی نہیں ہوتا, بلا روک ٹوک سانس آتی ہے, پلکیں چھپکتی ہیں. اسی طرح دعائیں بھی آپ کی سانسوں کے ساتھ چلنی چاہیے. یہ بھی ایک آپ کے لیے کرائیٹیرین ہے اپنے ایمان کو چیک کرنے کا. ان نفیز علی کلا آیات ہیں وہ ان کو نلمبتلین, یقیناً اس میں بڑی بڑی نشانیاں ہیں اور ہم بے شک آزمائش کرنے والے ہیں. تا پر میں ہر وقت آزمائے جا رہے ہیں. پھر ان کے بعد ہم نے ایک اور امت پیدا کی, پھر ان میں خود انہی میں سے رسول بھی بھیجا کہ تم سب اللہ کی عبادت کرو, اس کے سوا تمہارا کوئی معبود نہیں. افلا تتقون, تم کیوں نہیں ڈرتے؟ دیکھے نبوت کا تار ٹوٹا نہیں ہے. اللہ نے انسانوں کو ہمیشہ موقع دیے لیکن قوموں کے جواب بھی اکثر پھر ویسے ہی رہے. وقال الملأ من قومه الذين كفروا, اور سرداران قوم نے جواب دیا جو کفر کرتے تھے اور آخرت کی ملاقات کو چھٹلاتے تھے, اور ہم نے انہیں دنیاوی زندگی میں خوشحال کر رکھا تھا کہ یہ تو تم جیسا ہی انسان ہے, تمہاری ہی خوراک یہ بھی کھاتا ہے اور تمہارے پینے کا پانی یہ بھی پیتا ہے. نوٹ کیجئے, آج بھی, ایون آج بھی دین کی بات جھٹلانے والے خوشحال لوگ ہوتے ہیں. وہ کہتے ہیں چھوڑے نا, اب یہ کیا بات ہے, اب ہم یہ بن جائیں, ہم یہ کرنے لگے. تو پیسہ برا نہیں ہے لیکن پیسے کے ساتھ کچھ جراثیم آ جاتے ہیں, ان میں سے ایک یہ جراثیم ہے جس کا یہاں ذکر ہو رہا. کہنے لگے, اگر تم نے اپنے ہی جیسے انسان کی تابع داری کر لی تو بے شک تم سخت خسارے والے ہو. یعنی نبی کے پیغام کو ہلکا کر کے دکھاتے ہیں یہ لوگ. کیا یہ تم سے اس بات کا وعدہ کرتا ہے کہ جب تم مر کر صرف خاک اور ہڈی رہ جاؤ گے تو پھر تم زندہ کیے جاؤ گے؟ نہیں نہیں, ہی ہاتا ہی ہاتا, دور اور بہت دور ہے وہ جس کا تم وعدہ دیے جاتے ہو. آج بھی لوگ کہتے ہیں اور کس نے قیامت دیکھی ہے, اے جہاں مٹھا تے او کنے ڈٹھا. پنجابی کا محاورہ ہے کہ یہ دنیا بڑی میٹھی ہے اور اگلی کس نے دیکھی ہے. کیا یہ مسلمان کے منہ سے بولے ہوئے جملے ہو سکتے ہیں؟ بعض لوگ کیا کہتے ہیں, دنیا نقد آخرت ادھار, اور ادھار کون چکاتا ہے؟ نعوذ باللہ, اللہ تعالیٰ کے اوپر دیکھیے عیب لگ رہا ہے اس بات میں. ایسے جملے میں اس لیے بول دیتی ہوں کبھی کبھی کہ شعور تو بیدار ہو کہ ہم بعض دفعہ نہ سمجھی میں کیسی کیسی باتیں کر دیتے ہیں. تو آج کے بعد کبھی یہ نہ کہیے گا کہ قیامت کوئی نہیں آنی. تیاری کیجئے, دعا کیجئے, توفیق مانگیے. جھٹلانے سے تو خام خواہ اپنے اوپر اللہ تعالیٰ کا وبال لینے والی بات ہے. وہ زبان سے کہتے تھے, ہم آج عموماً اپنے حال سے یہ کہتے ہیں, ان ہی اللہ حیاتنا الدنیا نموت ونحیا وما نحن بمبعوثین. زندگی تو صرف دنیا کی زندگی ہے, ہم مرتے جیتے رہتے ہیں اور یہ نہیں کہ ہم پھر اٹھائے جائیں گے. اس جملے پہ ذرا سا غور کیجئے گا. کل انبیاء علیہ السلام کی تکذیب کرنے والوں نے یہ کہا کہ زندگی تو دنیا کی, جی موج کریں مزے کریں, ہمارے باپ دادا آئے جی کے چلے گئے, اب ہم آ رہے ہیں چلے جائیں گے, کون کل ہوگا دیکھی جائے گی. یہ جو جملہ ہے نا, دیکھا جائے گا قبر میں کیا ہوگا دیکھا جائے گا, और पुलसरात पे क्या होगा देखा जाएगा, ये बहुत केयरलेस एटीट्यूड है। आज फहाशी के फितने में मुबतला होने वाले अपने अमल से ये साबित करते हैं कि मौज मस्ती कर लो, दुनिया फन है, एंटरटेनमेंट है। इंजाम नाकामी और पछतावों की सूरत में होगा। मुसलमान एक जिम्मेदार इंसान होता है, बाशऊर होता है। मुसलमान बाप बहुत बाशऊर बाप होता है। मुसलमान भाई बड़ा गयूर भाई होता है। और मुसलमान बेटे माओं की और बहनों की इज्जत और इस्मतों की हिफाजत करने वाले होते हैं। इसके बगैर अगर चले गए तो बहुत बड़े खतरे हैं। फिर अम्बिया कराम की तकजीब की बातें आगे बयान हो रही हैं। इन हुआ इल्ला रजुल निफ्तरा अलल्लाह कज़िबा, ये तो बस ऐसा शख्स है जिसने अल्लाह पर झूठ बांध दिया, हम तो इस पर ईमान लाने वाले नहीं। हठधर्मी की हद होती है। याद रखिए एक दफा जुबान खुल जाए ना फिर मुश्किल से मुंह में जाती है। नबी ने दुआ की, परवरदिगार इनके झुटलाने पर तू मेरी मदद कर। जवाब मिला, ये तो बहुत जल्द अपने किए पर पछताने लगेंगे। अम्बिया कराम ने किसी और को नहीं पुकारा, सिर्फ अल्लाह को पुकारा, क्योंकि अल्लाह को पुकारने वाले कभी महरूम नहीं रहते। बिलाखिर अदल के तकाजे के मुताबिक इन्हें चीख ने पकड़ लिया और हमने इन्हें कूड़ा करकट कर डाला। बस जालिमों के लिए दूरी हो। किस चीज से दूरी? अल्लाह की रहमतों से दूरी, खैर से दूरी। क्योंकि जब किसी नबी की जुबान से बद दुआ या कलेमात निकल आते हैं तो फिर वो कौम कम ही बचती है। और जब वो गए तो क्या हुआ? कोई भी, याद रखे, ऐसा नहीं कि उसके बाद दुनिया नहीं चलती, बल्कि इनके बाद हमने और भी बहुत सी उम्मतें पैदा की। ना तो कोई उम्मत अपने वक्ते मुकर्रा से आगे बढ़ी और ना पीछे रही। फिर हमने लगातार रसूल भेजे, जब जब जिस उम्मत के पास इसका रसूल आया उसने झुटलाया। बस हमने आपको दूसरे के पीछे लगा दिया और इन्हें अफसाना बना दिया। इन लोगों को दूरी है जो ईमान कबूल नहीं करते। अल्लाह अकबर। देखिए अल्लाह के नबियों के किस्से पढ़कर एकदम दिल तो हिलता है। आई डोंट नो आपके दिल की क्या कैफियत होती है, मुझे तो ऐसे लगता है कि कुछ सामने खड़ा आपको चिड़चिड़ा रहा है। तो क्या सीखा कि अल्लाह तआला का हुक्म बिला छूंछरा मानना है? अपने दलाइल आगे से नहीं देने, ज्यादा से ज्यादा तौफीक मांगिए कि अल्लाह हमें भी तौफीक दे, आप काम बहुत अच्छा करें। इसी तरह नाफरमानों के लिए नेक लोगों की भी सिफारिश कबूल नहीं होगी। अल्लाह तआला अगर अच्छी सोहबत अता करे तो इस पर भी शुक्र अदा कीजिए। शैतान सुनहरे ख्वाब दिखाता है कि जब दुनिया में सब कुछ मिल गया तो आखिरत में भी जरूर मिलेगा, हालांकि हकीकत में ऐसा नहीं है। और ईमान न लाने वालों को सख्त वईदें हैं। इन्हीं किस्सों में फिर हजरत मूसा अलैहिस्सलाम का इशारतन जिक्र आ रहा है। आयत 45 में देखिएगा कि उनका भी हाल सुन लीजिए। सुम्मर सलना मूसा व खाहु हारून, फिर हमने मूसा अलैहिस्सलाम को और उनके भाई हारून अलैहिस्सलाम को अपनी आयतों और खुली दलील के साथ भेजा फिरौन और इसके लश्करों की तरफ। बस उन्होंने तकब्बुर किया और वो थे ही सरकश लोग। कहने लगे, क्या हम अपने जैसे दो शख्सों पर ईमान लाएं, हालांकि खुद इनकी कौम भी हमारे मातहत है। प्राइड कॉन्शियस। बस उन्होंने दोनों को झुटलाया, आखिर वो भी हलाक शुदा लोगों में मिल गए। हमने मूसा अलैहिस्सलाम को किताब भी दी कि लोग राह रास्त पर आ जाएं। हमने इब्ने मरियम और उनकी वालिदा को एक निशानी बनाया और इन दोनों को बुलंद साफ करार वाली और जारी पानी वाली जगह में पनाह दी। अल्लाह अकबर। कैसे देखिए एक नबी के बाद एक नबी का जिक्र आता जा रहा है। और हर दौर में याद रखिए जो किताब दी जाती है ना, चाहे वो कल तौरात थी, फिर इंजील थी, जबूर थी या आज कुरान पाक है, एक मकसद होता है किताब के दिए जाने का, लअल्लहुम यहतदून, ताकि वो हिदायत पा जाए। किताबें हिदायत के लिए होती हैं, किताबें चूमने चाटने के लिए नहीं, तावीज बना के घोल घोल के पीने पिलाने के लिए नहीं, बल्कि कुरान को आज हमने भी किताबें हिदायत बनाना है। क्योंकि जब तक इससे हिदायत नहीं लेंगे ना, तो इसका मकसद नजूल पूरा नहीं होगा। जैसे किसी को तोप मिले और वो उसे मक्खियां मारने लगे, तो उसने मक्खी पे नहीं जुल्म किया बल्कि उसने तोप पे भी जुल्म किया। तो अल्लाह ने तुम्हें इतनी प्यारी किताब दी थी जिसमें कौमों का अरूज था, जिसमें दुनिया में वर्ल्ड लीडर बनने की बात थी, लेकिन लोग इसको नहीं मानते तो होता क्या है देख लीजिए। किताब से हिदायत ना लेने का नतीजा फहाशी, हयात से महरूमी और दीगर फितने आते हैं। तो क्या सीखा? किताबें जब अपने मकसद को पूरा नहीं कर पाती तो मुआशरे में फिर बेहयाई फैलती है, फहाशी और उरियानी है। ये है आज के दौर के मुसलमानों का जुर्म अजीम कि हमने इस किताब हिदायत को बरकत की किताब और सिर्फ چند رسمی کلامی کاموں کی کتاب بنایا، آج معاشرے فحاشی کا شکار دکھتے ہیں، حیا سے محروم ہو چکے، تو کون ذمہ دار ہے؟ کتاب والے ذمہ دار ہیں۔ ہم اس کتاب کو پڑھتے پڑھاتے بڑی بڑی باتیں کر کے یہاں سے اٹھ جائیں۔ بعض لوگ بات کرتے ہیں، باتیں بہت بڑی بڑی ہوتی ہیں، دلائل بھی بہت بڑے اور بہت ذہنی باتیں، لیکن سننے والوں کو لائن آف ایکشن نہیں ملتی کیونکہ وقت پورا ہو چکا ہوتا ہے۔ آپ اس چیز کے گواہ ہیں کہ ہر پارے میں سے ہم کوئی بھی فتنہ کیوں نہ لیں، کیا اس کی چوٹ ہمارے اپنے عمل پہ نہیں پڑ رہی؟ ابھی تک ہم نے کسی دوسرے کی ذات کو تو ڈسکس نہیں کیا، کیونکہ ابھی اپنی ہی کمیاں نہیں پوری ہو پا رہی۔ اب آگے ایک اور حکم جو انبیاء کرام کو بھی دیا گیا اور آج ہمیں بھی ہے، کلوا من الطیبات واعملوا صالحا، کیا رزق حلال کا اہتمام کرو۔ یا ایھا الرسل کلوا من الطیبات واعملوا صالحا، اے پیغمبر حلال چیزیں کھاؤ اور نیک عمل کرو، جو کچھ تم کر رہے ہو اس سے میں بخوبی واقف ہوں۔ کیونکہ حیا اور حلال دونوں کا بڑا گہرا تعلق ہے۔ یاد کیجئے، حضرت آدم علیہ السلام نے جو ہی اللہ کا منع کیا وہ پھل چکھا تو جسم سے لباس اتر گیا۔ بس یہی آج بھی ہوتا ہے، پیٹ میں حلال جائے گا تو لباس بھی محفوظ ہے، حیا بھی محفوظ ہے، اور اس کا برعکس تو آپ پھر خود بھی سمجھتے ہیں۔ تو غذا اور عبادت کا گہرا تعلق ہوتا ہے، حلال روزی قبولیت دعا کا مؤثر ذریعہ۔ آپ میں سے کون نہیں چاہتا کہ اس کی دعائیں قبول ہوں؟ کوئی بھی ایک نہیں ہوگا۔ تو پھر اس کے لیے یہ اصول یاد رکھنا ہے۔ اسی طرح فرائض کے بعد اہم فریضہ حلال روزی کی طلب ہے۔ اللہ نے اس مرد کو صدیقین اور شہداء کے ساتھ کھڑا کر دیا جو رزق حلال کے لیے محنت کرتا ہے، الکاسب حبیب اللہ۔ پھر آپ دیکھیے کہ دعا اور عبادت کے قبول ہونے میں حلال کھانے کو بڑا دخل ہے، اور طلب کسب طیب اور حلال کھانا، یعنی طیب کھانا کھانے کی طلب اور حلال کھانا اور اس کی کوشش کرنا عبادت میں شمار کیا جاتا ہے۔ ایمان لانے اور نماز پڑھنے کی فرضیت کے بعد رزق حلال کی تلاش ضروری ہے۔ کیا پتہ چلا اپنے افکار کو، یعنی تھاٹس کو، اپنے خیالات کو، اپنی تھنکنگز کو اور اپنے پیٹ میں جانے والی چیزوں کو واچ کیجئے، تین چیزوں کی نگرانی کیجئے۔ نمبر ایک، اپنی سوچیں، اپنے خیالات اور پیٹ میں کیا جا رہا ہے، انشاءاللہ حیا آپ کی زندگی کا حصہ بنے گی۔ پچھلی قوموں کے تذکروں کے بعد ایک جنرل رول دے دیا گیا، آیت نمبر 52، وَإِنَّ هَٰذِهِ أُمَّتُكُمْ أُمَّةً وَاحِدَةً، یقیناً تمہارا یہ دین ایک ہی دین ہے اور میں ہی تم سب کا رب ہوں، بس تم مجھ سے ڈرتے رہو۔ پھر انہوں نے خود ہی اپنے امر دین کے آپس میں ٹکڑے ٹکڑے کر لیے، ہر گروہ جو کچھ اس کے پاس اسی پر اترا رہا ہے۔ اس کو ہائی لائٹ کیجیے گا، یہ آیت آگے بھی آئے گی۔ ایک بار تو ڈیفینیٹ ہے کہ کلو حزب بما لدیہم فرحون، ہر بندہ اپنے پاس کے ٹکڑے پہ خوشیاں منا رہا ہے۔ آج امت مسلمہ کا حال بھی کچھ اسی قسم کا ہے، کلو حزب بما لدیہم فرحون۔ تو کیا میں آپ ایک ٹکڑے پہ خوش ہیں یا پورے قرآن اور سنت پہ راضی ہیں؟ بس آپ بھی انہیں ان کی غفلت میں ہی کچھ مدت پڑا رہنے دیں۔ تو اللہ تعالیٰ کا حکم کیا سیکھا؟ پاک یعنی حلال اور طیب کھانا کھائیے، نیک اعمال کیجئے، اور پھر اس کے بعد اللہ سے ڈرتے رہیے۔ یہ تین کام کر لیجئے، راستے آسان ہو جائیں گے باقی کاموں کے۔ اب سوال ہے آگے، بہت ہی زیادہ سوچ کو ابھارنے والا، اَيَحْسَبُونَ أَنَّمَا نُمِدُّهُم بِهِ مِن مَّالٍ وَبَنِينَ، کیا یہ یوں سمجھ بیٹھے ہیں کہ ہم جو بھی ان کے مال اور اولاد بڑھا رہے ہیں وہ ان کے لیے بھلائیوں میں جلدی کر رہے ہیں؟ یعنی ان کو بیٹے بھی اور ملتے جا رہے ہیں، اولاد بڑھ رہی ہے، مال بھی پہلے سے زیادہ ہے، تو کیا مطلب اللہ تعالیٰ ان کو بہت زیادہ کوئی خوش ہو کے یہ دے رہا ہے؟ ایسا نہیں، نہیں نہیں، بلکہ یہ سمجھتے ہی نہیں۔ یقیناً جو لوگ اپنے رب کی ہیبت سے ڈرتے ہیں اور جو لوگ اپنے رب کی آیتوں پر ایمان رکھتے ہیں اور جو اپنے رب کے ساتھ کسی کو شریک نہیں کرتے اور جو لوگ دیتے ہیں جو کچھ بھی دیتے ہیں، اور ان کے دل کب کب آتے ہیں کہ وہ اپنے رب کی طرف لوٹنے والے ہیں، یہی ہیں وہ جو جلدی جلدی بھلائیاں حاصل کر رہے ہیں، اور یہی ہیں جو ان کی طرف دوڑ کر جانے والے ہیں۔ اللہ اکبر، اللہ ہمیں ان میں کر دے۔ حضرت عائشہ صدیقہ رضی اللہ عنہ نے پوچھا تھا اللہ کے نبی، یہ کون ہے جو ڈرتے ہیں؟ گناہ کرنے والے، یعنی چوریاں وغیرہ کر کے ڈرنے والے؟ تو آپ نے فرمایا تھا کہ صدیق کی بیٹی صدیقہ، نہیں، یہ وہ لوگ ہیں جو نیکیاں کر کے بھی ڈرتے ہیں کہ قبول ہوئی کہ نہیں۔ والذین یؤتون ما آتوا وقلوبهم وجلا، اپنے آپ سے پوچھئے، کیا نیکیاں کر کے ڈرتی ہوں یا گناہ کر کے بھی نہیں ڈر رہتی ہوں؟ اباگے باتاریہ سام میرن تخ جرون کی حیا سے محرومی اور فحاشی کے فتنوں کی ایک بہت بڑی وجہ. آیت نمبر 62 سے 67 میں یہی ٹاپک آئے گا. ولا نکلف نفسا الا وسعها, ہم کسی نفس کو اس کی طاقت سے زیادہ تکلیف نہیں دیتے, اور ہمارے پاس ایسی کتاب ہے جو حق کے ساتھ بولتی ہے, ان کے اوپر کچھ بھی ظلم نہ کیا جائے گا, بلکہ ان کے دل اس طرف سے غفلت میں ہیں, اور ان کے لیے اس کے سوا بھی بہت سے اعمال ہیں جنہیں وہ کرنے والے ہیں. یہاں تک کہ جب ہم نے ان کے آسودہ حال لوگوں کو عذاب میں پکڑ لیا تو وہ بل بلانے لگے. لفظ بل بلانے کو دیکھیے گا, آج مت بل بلاؤ, یقیناً تم ہمارے مقابلے پر مدد نہ کیے جاؤ گے, یعنی کرائنگ ود پین. میری آیتیں تو تمہارے سامنے پڑی جاتی تھی, پھر بھی تم اپنی ایڑیوں کے بل الٹے بھاگتے تھے, اکڑتے تھے, اینٹتے تھے, افسانہ گوئی کرتے اسے چھوڑ دیتے تھے. عربوں کی بیٹھکیں لگتی تھیں, سارا دن گرمی کی وجہ سے تو اپنے کاموں میں رہتے دبکے رہتے, جب شام ہوتی تو چوپالوں میں جاتے, بسترے بچھتے, پھر وہاں راتوں کو قصہ گوئی کی محفلیں ہوتی تھیں. کل اس کو سامرن کہتے تھے, آج اور کل کے تفریح کے انداز بدل گئے. آج مسلمان تفریح کے نام پہ, فن کے نام پہ کیا کرتے ہیں؟ یعنی دور حاضر کے مسلمانوں کے لیے سوچ کا نقطہ ہے کہ کیا آج ہماری انٹرٹینمنٹ, ہمارے ڈرامے, فلمیں کسی حد تک کیا بدل دیں گے؟ ٹھیک ہے, ٹائم کلنگ تو ہمیشہ ہی بری تھی, ہو سکتا ہے کبھی سبق آموز ڈرامے ہوتے ہوں گے, ہو سکتا ہے کبھی کی فلمیں بڑی ہی گھریلو فلمیں ہوتی تھی, کہ آج حیا سے محرومی اور فحاشی کے فتنے تو نہیں بن گئے انٹرٹینمنٹ کی چیزیں. آپ دیکھیے گا کہ روشن خیالی کے نام سے پروان چڑھائے جانے والا فتنہ, جس کو آپ شیطان کی چال بھی کہہ سکتے ہیں, وہ آپ کو اسے ایک آیت میں دکھ رہا ہے. آج انٹرٹینمنٹ کے نام پہ جو چیزیں لوگ دیکھتے ہیں, کیا واقعی وہ حیا سے محروم کر دینے کا ذریعہ تو نہیں بن رہی؟ محرم رشتوں کا بہن بیٹی کے ساتھ بیٹھ کر کسی بھی میڈیم سے بہودہ ڈرامے اور نیم اوریاں نیکڈ نیوٹ فلمیں دیکھنا کیا بے حیائی کا منہ بولتا ثبوت نہیں ہے؟ پھر غیر محرم سے دوستی کرنا, گپ شپ لگانا کیا بہنوں بیٹیوں کے لیے لمحہ فکریہ نہیں ہے؟ علاج کیا ہے؟ سمجھ لیجئے کہ دنیا کی زندگی مختصر ہے, اسے غنیمت جانیے, اور شیطان سے پناہ کی دعائیں مانگیے. وہ جو نہ خوب تھا وہی خوب ہوا, کہ غلامی میں بدل جاتا ہے قوموں کا ضمیر. آج ہمارے ساتھ بھی یہی ہوا, ہر دور میں یہ چیزیں رہیں, لیکن آج جو انداز دکھائے جا رہے ہیں, کوئی سوچ نہیں سکتا کہ یہ ایک مسلمان ملک کے چینلز ہیں. اس پہ بھی تو بات کرنے کی ضرورت ہے, اور یہ بات وہ نہیں کریں گے. دیکھیے, ریسیونگ اینڈ پہ تو آپ میں ہیں نا, وہ تو کچھ بھی کرے, ان کو تو نہیں چھیڑنا ہمیں, ہم تو اپنی فکر کرتے ہیں, وہ تو وہی کریں گے جس کا رواج ہوگا. آپ ابائے پہنیے, وہ ابائے پیش کر دیں گے. دکاندار کو کیا چاہیے ہوتا ہے؟ آپ حجاب مانگیے, اگلے دن حجاب آرڈر ہو جائیں گے. آپ جو مانگیں گے وہ تو آپ کو پرووائڈ کریں گے. سوچ تو پہلے عوام میں آنی ہے, عوام کی اصلاح کر دیجئے, جو وہ کسٹمرز کے طور پر ان چیزوں سے فائدہ اٹھانے والے ہیں, باقی چیزوں کی اصلاح خود بخود ہوگی. اللہ تعالیٰ چند سوال کرتے ہیں ایسی سوچ کو ابھارنے کے لیے, کہ کیا یہ لوگ ان چیزوں پہ غور نہیں کرتے؟ افلم یدبر القول, کیا انہوں نے اس بات میں غور و فکر ہی نہیں کیا؟ بلکہ ان کے پاس وہ آیا جو ان کے اگلے باپ داداؤں کے پاس نہیں آیا تھا, کہ ٹھیک ہے ہمارے ماں باپ تک وہ ہدایت نہیں پہنچ سکی, اتنا عام نہیں تھا, لیکن آج تو ہو گیا, تو کیا اب آپ انہی کے نام لے کر وہی کام کرتے رہیں گے؟ یا انہوں نے اپنے پیغمبر کو پہچانا نہیں کہ اس کے منکر ہو رہے ہیں, یا یہ کہتے ہیں کہ اسے جنون ہے, بلکہ وہ تو ان کے پاس حق لایا ہے. ہاں, ان میں سے اکثر حق سے چڑنے والے ہیں. اس کو نوٹ کیجیے, یہ چڑ بری ہے. تو کیا سیکھا؟ حق کو جھٹلانے والے ہلاک ہو جاتے ہیں. اللہ تعالیٰ عمل صالح کے ساتھ زندگی کی ہر نعمت کو استعمال کرنے کا حکم دیتا ہے. اللہ تعالیٰ اگر مال اولاد کی فراوانی کر دے تو یہ نہ سمجھنے لگ جائیں کہ ہم اللہ کے پیارے ہیں, اور اللہ کی راہ میں خرچ کرنے کے بعد جن کا دل ڈرتا رہے کہ قبول ہو یا نہ ہو, حقیقت میں وہی بھلائی کو پانے والے ہیں. اور ایک بات تو روز روشن کی طرح واضح ہے کہ حق اکثریت کو ناگوار گزرتا ہے. اسی لیے پھر آگے آیت 71 میں فرمایا, وَلَوِ اتَّبَ الْحَقُّ أَهْوَاءَهُمْ, اگر حق ہی ان کی خواہشوں کا پیرو ہو جائے تو زمین و آسمان اور ان کے درمیان کی ہر چیز درہم برہم ہو جائے. ये बिल्कुल ऐसी है जैसे अगर माँ बाप बच्चे से पूछ कर घर चलाने लग जाएं तो घर का सारा निजाम बिगड़ जाए। हक तो ये है कि हमने इन्हें इसकी नसीहत पहुंचा दी, लेकिन वो अपनी नसीहत से मुंह मोड़ने वाले हैं। क्या पता चला? हक को देखिए, माशरों में क्या हो रहा है, लोग क्या पसंद करते हैं उसको छोड़ दीजिए, हक देखिए कि है क्या जो करना है। क्या आप इनसे कोई उजरत तलब करते हैं? याद रखिए कि आपके रब की उजरत बहुत ही बेहतर है, वो सबसे बेहतर रोजी रसा है। यानी दाई दीन लोगों से माल की तलब न रखे। यकीनन आप इन्हें राह रास्त की तरफ बुला रहे हैं। बेशक जो लोग आखरत पर यकीन नहीं रखते वो सीधे रास्ते से मुड़ जाने वाले हैं। और अगर हम इन पर रहम फरमाएं और इनकी तकलीफें दूर कर दें तो ये तो अपनी अपनी सरकशी में जम कर और भी बहकने लगेंगे। ये कौन कह रहा है? जिसने आपको मुझे बनाया। तो हकीकत ये है कि अल्लाह को पता है, जैसे हर कंपनी अपनी मशीन को जानती है कि मैन्युफैक्चरिंग फॉल्ट किधर है और इसमें खैर की चीज़ क्या है। अल्लाह ताला मेरी आपकी एक एक तार को जानता है, एक एक बटन को पता है, एक एक नॉब का पता है उसको। इसलिए उससे हम नहीं छुप सकते। कुरान पढ़ते हुए तो कभी कभी ऐसे लगता है कि आईना है, दूसरों को नहीं पता। आपको कैसे पता लग गया? कुरान को पता है। किताब जो खोलते हैं उसके आगे देखे जो चीज़ रखे वो आईना होती है ना। आईना कैसा होता है? मसा आप देखिए कि एक बहुत ही गोरा चिट्टा शख्स आईने के सामने आएगा तो उसको अपना चेहरा गोरा दिखेगा। इसी तरह धब्बों वाले चेहरे वाला बंदा आएगा तो उसको धब्बे दिखेंगे, बाल हैं तो बाल दिखेंगे। तो कुरान में से आपको मुझे वही दिखता है जो मैं होती हूँ। बात बड़ी सख्त कहने लगी हूँ लेकिन सच है। यही कुरान पढ़ के कई लोग मुस्कुरा रहे होते हैं, कहते चलो शुक्र अल्हम्दुलिल्लाह, हमने दूसरों को बताया नहीं लेकिन आज पता चल गया कि हम ठीक है। अंदर से तसल्लियां दिला से। और कोई ऐसा है जिसका देखने को दिल नहीं करता? बहुत मुश्किल है इस कुरान को पढ़ना उसके लिए जिसके भी दाग धब्बे बहुत हैं। इसलिए शुरू में बार बार लोग आते हैं, शुरू के एक दो पारा सुन के चले जाएंगे, फिर आएंगे नहीं। गैर महसूस तरीके से अंदर ये होता है कि हम देख नहीं पा रहे इतना भद्दा चेहरा। फिर दो में से एक काम करता है इंसान, या तो अपने दाग धब्बे चुनना शुरू हो जाता है और एक वक्त आता है कि उसका चेहरा दूसरों से भी खूबसूरत हो जाता है, तो या फिर कुरान सुनना छोड़ देता है। मुझे बताइएगा अकल का सौदा किसने किया? इसीलिए अल्लाह ताला फरमाते हैं और हमने इन्हें अजाब में भी पकड़ा, ताहम ये लोग ना तो अपने परवरदिगार के सामने झुके और ना ही आजजी इख्तियार की, यहाँ तक कि जब हमने इन पर सख्त अजाब का दरवाजा खोल दिया तो इसी वक्त फौरन मायूस हो गए। शैतान डिप्रेशन में ले जाता है, याद रखिए आपने इससे निकलना है। कुरान डिप्रेशन से निकालने का बेहतरीन तरीका है। तो क्या सीखना है? नेमतों का शुक्र, फुहश और हराम कामों से दूर रहना सीखना है। इससे इंशाल्लाह दिल भी खुश रहेगा और दिमाग भी खुश रहेगा। वो अल्लाह है जिसने तुम्हारे लिए कान और आंखें और दिल पैदा किए मगर तुम बहुत ही कम शुक्र करते हो। चंद सेकंड सोचिए, मैं शुक्रगुजार हूं? कहीं ये आयत मेरे बारे में तो नहीं है? और वही है जिसने तुम्हें पैदा करके जमीन में फैला दिया और उसी की तरफ तुम जमा किए जाओगे। और वही है जो चिल्लाता यानी जिंदा करता है और मारता है, और रात दिन के रद्दो बदल का मुख्तार भी वही है। क्या तुमको समझ बूझ नहीं? बल्कि इन लोगों ने भी वैसी ही बात कही जो अगले कहते चले आए। क्या कहते थे? कि क्या जब हम मरकर मट्टी और हड्डी हो जाएंगे फिर भी हम जरूर उठाए जाएंगे? हैरत होती थी। हमसे और हमारे बाप दादों से पहले ही ये वादा होता चला आया है। कुछ नहीं, ये सिर्फ अगले लोगों के अफसाने हैं, ओल्ड डेटेड बुक, असातीरुल अव्वलीन। कल वो कहते थे, आज लोग कहते हैं, क्या 1400 साल पुरानी किताब पढ़ते हो? अब कुरान पढ़ेंगे इस उम्र में तो क्या पढ़े आप? खुद से पूछिए, इंसानियत को क्या सुकून मिल गया इतना कुछ पढ़कर सुनकर? इस एक किताब को 1 साल में पढ़ के देखिए, वो बच्चियां जो पिछले 15-20 साल से किसी ना किसी प्रोफेशन के लिए पढ़ रही थी वो सिर्फ 1 साल के कोर्स के बाद गवाही देती हैं। जोहराबाद में जो पिछले साल रमजान के बाद दौरे कुरान के एक समर कोर्स दीन और दुनिया के नाम पे ऑफर किया गया वो करके फिर कुरान का सफर शुरू किया। लास्ट ईयर मुझे गुमान है कि सितंबर की कोई डेट थी, और आज आप देख लीजिए कि अभी अल्हम्दुलिल्लाह मैं आया आपके साथ, वो भी दौरे कुरान कर रहे हैं। ये उनके कोर्स का हिस्सा है। हर साल जोहराबाद से हम एक सेशन निकालने के मुकल्लफ हैं। अल्हम्दुलिल्लाह 1 साल का फ्रीजिंग करवा दीजिए, ब्रेक लीजिए, कुरान पढ़े। उन बच्चियों की कभी आप जाकर फेसबुक पे आज भी एक्टिविटीज देख लीजिए, और बहुत सारों की तरह जो सबसे बड़ी बात उनकी मुझे अच्छी लगती है, इतने कम अरसे में कोई चेंज नहीं होता, सुकून उनमें नहीं आता जितना इन बच्चियों में आ गया। क्यों? कि उनके अंदर टैलेंट था। जरा नम हो तो ये मट्टी जरखेज है। आप नया बैच तैयार है, आप में से जो भी उस इलाके में उस गिर्द गिर्द होते हैं, आप जरूर उन लोगों से रब्ता करके अपने नाम लिखवाएं, क्योंकि स्पेस बहुत लिमिटेड है। लास्ट ईयर भी हमने अपने रूम की कैपेसिटी को ऑलमोस्ट फुल, बल्कि उससे एक दो ऊपर ही रखा। तो याद रखिएगा कि अब आपकी मेरी नस्लों को एक बार तो जरूर इस कुरान से गुजारना, और आज के पारे के साथ माँ और बापों के लिए एक ही पैगाम है, बच्चे तो बच्चे ही होते हैं, आपने उनको बचपन में जो सिखाने के ख्वाब दिखाए वो तो वही सीख रहे हैं, बड़े होकर बच्चे क्या बनोगे। तो एक साल के लिए बच्चों की हया को पुख्ता करने के लिए उनको इस कुरान से गुजारिए, अदरवाइज याद रखिए कि नतायज जो हैं वो जिम्मेदारी हमारी अपनी होगी। अल्लाह ताला में इस किताब की बेहतरीन कदर करने की तौफीक अता फरमाए। और उनके जुमले जो आप पढ़ रहे हैं सुन रहे हैं, आप देख लीजिए क्या कहते थे, ये पुरानी बातें हैं, पूछिए तो सही कि जमीन और इसकी कुल चीजें किसकी हैं, बतलाओ अगर जानते हो। फौरन जवाब देंगे कि अल्लाह की। कह दीजिए कि फिर तुम नसीहत क्यों नहीं हासिल करते। दरियाफ्त कीजिए कि सातों आसमानों का और बहुत बाजमत अर्श का रब कौन है। वो लोग जवाब देंगे अल्लाह ही है। कह दीजिए फिर तुम क्यों नहीं डरते। ये भी हमसे सवाल है, कहते बड़ी जल्दी है, अल्लाह का नाम बड़ा प्यार से लेते हैं, लेकिन अंदर खौफ क्यों नहीं भरता। इसलिए कि ये किताब है जो दिलों को बदलती है। पूछिए कि तमाम चीजों का इख्तियार किसके हाथ में है, जो पनाह देता है और जिसके मुकाबले में कोई पनाह नहीं दिया जाता। अगर तुम जानते हो तो बतलाओ। यही जवाब देंगे कि अल्लाह ही है। कह दीजिए फिर तुम किधर से जादू कर दिए जाते हो। हक ये कि हमने इन्हें हक पहुंचा दिया और ये बेशक झूठे हैं। हक क्या है? आयत 91 देख लीजिए, ना तो अल्लाह ने किसी को बेटा बनाया और ना इसके साथ कोई और माबूद है, वरना हर माबूद अपनी मखलूक को लिए फिरता और हर एक दूसरे पर चढ़ दौड़ता। जो औसाफ ये बतलाते हैं इनसे अल्लाह तआला पाक और बेनियाज है, वो गायब हाजिर का जानने वाला है, और जो शिर्क ये करते हैं इससे बालातर है। तो क्या कीजिए, एक दुआ सिखाई जा रही है आपको भी और मुझे भी। कुर रब्बी इम्मा तुरियन्नी मा युअदून, रब्बी फला तजअलनी फिल कौमि ज़ालिमीन। आप दुआ कीजिए, मेरे परवरदिगार अगर तू मुझे दिखाए जिसका इनको वादा दिया जा रहा है, तो रब मुझे इन जालिमों के गिरोह में ना करना। अपने लिए दुआ कर ले कि अल्लाह जब इर्द गिर्द तेरे तरफ से कोई अजाब आए, फितने आए, आजमाइशें आए, तो हमें उन फितनों से निकाल लेना। हम जो कुछ वादे इन्हें दे रहे हैं सब आपको दिखला देने पर यकीनन कादिर है। बुराई को इस तरीके से दूर कीजिए जो सरासर भलाई वाला हो। जो कुछ ये बयान करते हैं हम बखूबी वाकिफ हैं। दाई दीन को सबर करना पड़ता है। ऐसे लोग जिनको अल्लाह ताला अपने दीन के काम के लिए चुने, अगर उनका अखलाक अच्छा नहीं होगा तो याद रखिए लोग तो पहले इन चीजों से दूर भागने वाले हैं, फिर तो वो और भी दूर होंगे। किस तरीके से अल्लाह ताला ने इन आयतों को आपके मेरे सामने कायना बना दिया कि फिक्र करो, इन चीजों को देखो। अगर तुम अपने आप को निकालते हो तो तुम्हें अखलाक भी अच्छा रखना है। अगर काम नबियों वाला कर रहे हो तो अखलाक भी नबियों वाला ही होना चाहिए, और लोगों के साथ एहसान का मामला करो। बुराई को इस तरीके से दूर करिए जो सरासर भलाई वाला हो। जो कुछ ये बयान करते हैं हम बखूबी वाकिफ हैं। सिलसिला सहीहा की रिवायत देखिए, 2201 अबू जर गफारी से कहते हैं कि मैंने अल्लाह के रसूल से कहा मुझे वसीयत फरमाए। कितने खुशकिस्मत थे अल्लाह के नबी से एक्स्ट्रा से बात भी कर पाते थे। आपने फरमाया अगर बुराई हो जाए तो इसके बाद नेकी करना, ताकि नेकी बुराई के असर को मिटा दे। मैंने कहा अल्लाह के रसूल क्या ला इलाहा इल्लल्लाह कहना भी नेकी है? आपने फरमाया ये तो सब नेकियों से अफजल है। तो क्या पता चला कि बेहयाई बुराई की जड़ है। अल्लाह ताला में बेहयाई से महफूज रखे। नहनु आलमु बिमा यसिफून, सूरत मोमिनून की आयतें क्या सिखाती हैं हमें कि अल्लाह ताला बेहतरीन राजिक है। हट धर्म नहीं बनना, नाफरमान अपनी सरकशी में बिल्कुल बहक जाते हैं। अल्लाह के अजाब से पनाह की कसरत से दुआएं मांगे। बुराई से बचने के लिए वो रास्ता इख्तियार करे जिसका अल्लाह ने हुक्म दिया। अब आगे यहां से खात्मे सूरत तक की आयात बहुत स्ट्रांग है, यानी कह सकती हूँ कि इब्तदाई दिनों में मैंने खुद इन आयात पे इतनी दफा दर्श दिया। क्यों? सिर्फ इसका तर्जमा थोड़े से एक्सप्रेशंस के साथ पढ़ते जाएं और बीच में लोगों को कुछ फील कराते जाएं तो लोगों की आंखें बहने लगती हैं। बहुत आसान है। हकीकत यह कि दुनिया के इस जंगल में आपके मेरे सामने ये दो ही रास्ते हैं। चाहे तो नुसारियु फिल खैरात पे अमल कर लें जो 56 में पड़ा है, और भाग भाग के नेकियां कर लें, और या फिर हम तमाशा ही बन कर देखें, क्योंकि ये आयतें जो है ना, ये समझने से पहले हमें अपनी जिंदगी की दौड़ का रुख देखना है कि हम किधर हैं। आप देखिए कि कुछ लोग खेल रहे होते हैं तो बाकी देख रहे होते हैं। खेलने वाले को खिलाड़ी कहते हैं, देखने वाले को तमाशाई कहते हैं। पूछिए जिंदगी के इस मैदान में, क्या मैं खिलाड़ी हूँ या तमाशाई हूँ? क्या मैं नेकियों में भाग दौड़ करती हूँ? दुनिया में आप में किसी भी विक्ट्री स्टैंड पे खड़े ना किए जा सके मुमकिन है, लेकिन अल्लाह के हाँ हम सब के पास रुख्सत मौजूद है, मौके मौजूद हैं। अभी कलम चल रहे हैं, अभी सहीफे खुले हुए हैं, अभी सांस की डोरी बाकी है। जितनी नेकियां करनी है कर लीजिए, और अगर हम भी बेकार फिक्शन गंदी चीजों में खो गए, दुनिया की सारी किताबें पढ़ ली, नहीं वक्त मिला आज तक तो कुरान पढ़ने का वक्त ना मिला, नहीं दिल लगा तो इस किताब में दिल नहीं लगा, तो याद रखिए कि मौत के वक्त क्या कैफियत हो सकती है। ये अगली आयतें उसी की तरफ आपको मुझे लेके जा रही हैं। सारी जिंदगी जिस शैतान की बात मानी, मौत के वक्त भी वही आकर हमें बहकाएगा। अब देखिए आयत 97 से बिल्कुल एक गो में अपने आप को लेकर चलिए। वकुर रब्बी औजु बिका मिन हमजाति शयातीन वऔजु बिका रब्बी अन यहदुरून हत्ता इजा जा अहदहुमुल मौत। और दुआ करें कि मेरे परवरदिगार, मैं शैतानों के वसवसों से तेरी पनाह चाहता हूँ। ऐ मेरे रब, मैं तेरी पनाह चाहता हूँ कि वो मेरे पास आ जाएं, यहाँ तक कि जब इनमें से किसी को मौत आने लगती है तो वो कहता है, ऐ मेरे परवरदिगार मुझे वापस लौटा दे। सोचिए आज मैं आप जहाँ मौजूद है ना, इधर आने की या वापस लौटाए जाने की तमन्ना दुनिया से जाने वाला कर रहा होता है। क्यों, कोई फिल्म रह गई वो देखाऊं? वो एक ड्रेस रिलीज हो रहा था जरा उसको ले आऊं? नहीं, देखिएगा दुनिया से जाने वाले की ख्वाहिश, लाली आमल सालेहन फी मतरकतु, मुझे वापस लौटा दे। क्यों, कि अपनी छोड़ी हुई दुनिया में जाकर नेक आमाल कर लूं। हर किसी ऐसा नहीं हो सकता, ये जवाब आता है इस ख्वाहिश का। आज मौके हैं, तौफीक नहीं है। मौत के वक्त मौके खत्म, मौत नाम ही अपॉर्चुनिटीज के क्लोज होने का है। नाउ वी आर क्लोज, कल आइएगा। और यहाँ तो जो कल आनी है वो बड़ी जबरदस्त कल आने वाली है। तो वो कहता है कि मुझे भेजो जरा, मैं दुनिया में जाकर कुछ अच्छे काम कर रहा हूँ, बहुत सारी पोस्टपोन नहीं किया थी, और बड़ी जायदादें तरक तू छोड़ के आया हूँ, जरा सा जाऊं उसको बांट बूंट के आ जाऊं। एक ही जवाब मिलेगा, कल्ला। एक लफ्ज है सिर्फ, कल्ला, हरगिज ऐसा नहीं होता। तो ये जो बातें कर रहा है इसका कि इन्ना कलीमत हुआ कायलुहा, ये तो सिर्फ एक कॉल है जिसका ये कायल है, यानी जिसको ये बोल रहा है, यानी मुराद है कि ये बात है बस। इनके पसे पुश तो एक हिजाब है, इनके दोबारा जी उठने के दिन तक। यहाँ तो ये कह दिया ना कि नो यू टर्न हेयर, वापसी का रास्ता इधर नहीं है, दिस इज लास्ट आइटम। कभी सेल से कोई चीज लें तो कहते हैं अब ये रिटर्नेबल नहीं है, तो ये दुनिया भी रिटर्नेबल नहीं है। अब तो आगे का सफर है, अब पीछे नहीं जा सकते। फैजा नुफिखा फिस्सूर, बस जब सूर फूंक दिया जाएगा तो उस दिन ना तो आपस के रिश्ते ही रहेंगे और ना आपस की पूछगिछ। यानी आज दुनिया में रिश्तेदारियों ही ने तो मुश्किलों में डाला हुआ था, इज्जत के मसले, फलां के मसले, फलां के मसले, वहां तो ऐसी कोई चीज भी नहीं होगी। फरमाया कि अब तो पीछे नहीं जा सकते, अब तो पसे पुश्त एक हिजाब है, बरज़ख हिजाब को कहते हैं, आड़ को कहते हैं, पर्दा। इनके दोबारा जी उठने के दिन तक, बस जब सूर फूंक दिया जाएगा उस दिन तो ना आपस के रिश्ते ही रहेंगे ना आपस की पूछ गिछ, यानी कोई किसी का हाल भी ना पूछेगा। और जिनकी तराजू का पल्ला भारी हो गया वो तो निजात पाने वाले हो गए। अल्लाह दुनिया में ऐसी नेकियां करने वाला बना कि जिनकी कल वहां कीमत हो, जिनका वजन और कागज की तरह हल्की बेवजन नेकियां करने से हमें बचा। और जिनके तराजू का पल्ला हल्का हो गया, ये हैं वो जिन्होंने अपना नुकसान नाप कर लिया, जो हमेशा के लिए जहन्नम वासिल हो गए। इनके चेहरों को आग झुलसती रहेगी और वो वहां बदशकल बने हुए होंगे, शक्लें बिगड़ जाएंगी। क्या मेरी आयतें तुम्हारे सामने तिलावत ना की जाती थी, फिर भी तुम इन्हें झुठलाते थे? ये सवाल होगा शऊर पे हथौड़े बरसाने वाला। जिंदगी भर कोशिश ना की अल्लाह की बड़ाई की, दुनिया में तो बहुत बातें थी, नहीं थी तो बस जुबान पे अल्लाह की बात नहीं थी। हालांकि इब्ने माजा में अल्लाह के नबी ने फरमाया, 3806 की रिवायत है, अबू हुरैरा रावी है, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, दो कलमे जुबान पर बहुत हल्के हैं और मीजान में बहुत भारी हैं और रहमान को बहुत पसंद है। وہ دو کلمے یہ ہیں سبحان اللہ و بحمدہ سبحان اللہ العظیم. اللہ تعالیٰ ہر عیب اور نقص سے پاک ہے اور ہم اس کی تعریف بیان کرتے ہیں. عظیم اللہ یعنی عظمت والا ہر نقص اور عیب سے پاک. تو میزان میں بھاری اعمال ذکر کی کثرت. جب زبان پر ذکر ہوگا نا اللہ کا تو بے حیائی سے انسان بہت آرام سے بچے گا. دنیا میں تو یہ تھا نہیں, اب وہاں کیا ہوا؟ 106 قالوا ربنا غلبت علينا شقوتنا وكنا قوم الضالين. کہیں گے پروردگار ہماری بدبختی ہم پر غالب آ گئی, ہم تھے ہی گمراہ. اے ہمارے پروردگار ہمیں یہاں سے نجات دے, اگر اب بھی ہم ایسا ہی کریں تو بے شک ہم ظالم ہیں. اللہ تعالیٰ کا جواب سنیے گا, بہت ہی غصے والا جواب لگتا ہے. پوری زندگی شاید اللہ تعالیٰ نے ایک بار بھی ان کے ساتھ یہ انداز نہ اختیار کیا. قال اخسؤوا فيها ولا تكلمون. اللہ اکبر. اللہ تعالیٰ فرمائے گا پھٹکارے ہوئے یہیں پڑے رہو اور مجھ سے کلام نہ کرو. یہ جو لفظ ہے نا اخسا, ڈکشنری میں کھول کر دیکھ لیجئے, کتے کو دھتکارنا. جب پیچھے پڑتا ہے نا کتا چلتے چلتے کہیں, تو آپ پتھر اٹھا کر اس کو پھینکتے ہیں, دھتکارا جا رہا ہے, مجھ سے کلام نہ کرو. قصور کیا تھا؟ انہ کان فریق من عبادی, میرے بندوں کی ایک جماعت تھی جو برابر یہی کہتی رہی کہ ہمارے پروردگار ہم ایمان لا چکے ہیں, تو میں بخش اور ہم پر رحم فرما, تو سب مہربانوں سے زیادہ مہربان ہے. لیکن تم انہیں مذاق میں ہی اڑاتے رہے, یہاں تک اس مشغلے نے تم کو میری یاد بھی بلا دی اور تم ان سے مذاق ہی کرتے رہے. یعنی لوگ دینداروں کا مذاق کرتے ہیں, لوگ مبلغین کا مذاق کرتے ہیں, لوگ حیا کی دعوت دینے والوں کا مذاق اڑاتے ہیں. اللہ کہتا ہے تم تو ان کے مذاق اڑاتے رہے اور میں نے کیا کیا؟ انی جزوتہم الیوم بما صبروا انہم ہم الفائزون. میں نے آج انہیں ان کے صبر کا بدلہ دے دیا, وہ خاطر خواہ اپنی مراد کو پہنچ چکے ہیں. اب سوال ہے, یہ ہے اصل میں پرپز آف لائف. اف حسب تم انما خلقناکم عبثا. دو سوال ہیں, اس پہ غور کیجئے گا. اللہ تعالیٰ فرمائے گا تم زندگی میں باعتبار برسوں کی گنتی کے کس قدر رہے؟ وہ کہیں گے ایک دن یا ایک دن سے بھی کم گنتی گننے والوں سے بھی پوچھ لیجئے. اللہ تعالیٰ فرمائے گا فی الواقع تم وہاں بہت ہی کم رہے ہو, یعنی آخرت کے مقابلے میں. اے کاش تم اسے پہلے ہی جان لیتے. افحسبتم انما خلقناکم عبثا, کیا بس تم نے یہ گمان کیا کہ ہم نے تمہیں یوں ہی بیکار پیدا کیا ہے اور یہ کہ تم ہماری طرف لوٹائے ہی نہ جاؤ گے؟ سوال کیجئے. اللہ تعالیٰ یہاں موت اور زندگی کے دروازے کے بیچ میں کھڑا کر کے پوچھ رہے ہیں وٹ واز یور پرپز آف لائف. تم نے زندگی کو پارٹی ٹائم سمجھا؟ تم نے ساری زندگی فن اینڈ فرولک کو اپنا مشوار بنایا؟ حیا سوز چیزیں دیکھیں دکھائیں پرموٹ کی صرف اس لیے کہ چار پیسے بن جائیں اور لوگوں میں شہرت ہو جائے اور تم مال کما سکو؟ بتاؤ تو صحیح گمان کیا تھا؟ تو دیکھ لو آج تم کس کے سامنے کھڑے ہو. فتعال اللہ الملک الحق, اللہ تعالیٰ سچا بادشاہ ہے, وہ بڑی بلندی والا ہے, اس کے سوا کوئی معبود نہیں, وہی بزرگ عرش کا مالک ہے. اتنے بڑے عرشوں والے رب کے حکموں کو ٹالتے ہو؟ تو سوچ لو پھر آج تمہارے ساتھ کیا ہونا ہے. جو شخص اللہ کے ساتھ کسی دوسرے معبود کو پکارے جس کی کوئی دلیل اس کے پاس نہیں, بس اس کا حساب تو اس کے رب کے پاس ہی ہے. بے شک انکار کرنے والے لوگ نجات سے محروم ہیں. اور کہو کہ میرے رب تو بخش اور رحم کر اور تو سب مہربانوں سے زیادہ مہربانی کرنے والا. دو کردار ہیں آپ کے میرے سامنے. سورت شروع ہوئی تھی قد افلح المؤمنون سے, بے شک فلاح پا گئے ایمان والے. اب دیکھیے سورت کے اینڈ پہ منکر لا یفلح الکافرون. تب آپ کے میرے سامنے میدان کھلا ہے نیکیوں کا, ابھی بھی زندہ ہے, آج بھی موجود ہیں, کتاب موجود ہے. تو کیا سیکھا ہم نے اس سورت سے کہ اپنی زندگی میں تبدیلی لانی ہے؟ مجھے ایسے لگ رہا ہے کہ یہ سورت ہماری مائنڈ سیٹنگ کرتی ہے سورت نور کو پڑھنے کے لیے. سورت نور ترتیب سے 24 نمبر کی سورہ ہے, 64 ورسز آئے ہیں. نام ہی نور ہے تو اس کے اندر روشنیوں کے سفر ہوں گے. اندھیروں بھری زندگی کو روشنیوں میں بدلو. صحیح بخاری کی روایت 6316, اللہ تعالیٰ کے نبی صلی اللہ علیہ وسلم ایک دعا مانگا کرتے تھے. آپ نے میں نے بھی اللہ سے یہ دعا کرنی ہے کہ اللہم اجعل فی قلبی نورا, وفي بصري نورا وفي سمعي نورا وعن يميني نورا وعن يساري نورا وفوقي نورا وتحتي نورا وأمامي نورا وخلفي نورا واجعل لي نورا. اے اللہ میرے دل میں نور پیدا کر، اپنے لیے آمین کہہ سکتے ہیں. میری نظر میں نور پیدا کر، یعنی میری آنکھیں گندی چیزیں نہ دیکھیں. میرے کان میں نور پیدا کر، میرے دائیں نور میرے بائیں نور. میرے اوپر نور میرے نیچے نور پیدا کر، میرے آگے نور میرے پیچھے نور پیدا کر، اور مجھے نور عطا فرما. اور یہاں اس سورت کو پڑھتے ہوئے یہ خاص دعا کیجئے کہ اللہ کھلے دل سے روزے روشن کی طرح اس سورت کو پڑھنے کی توفیق عطا فرما. بسم اللہ الرحمن الرحیم. سورة انزلناها وفرضناها وانزلنا فيها آیات بینات لعلهم تذکرون. بڑا انجوجل انداز ہے سورت کا، کسی اور سورت میں نہ پیچھے گزرا نہ آگے آئے گا. دیکھیے گا پہلی ہی آیت، یہ وہ سورت ہے جو ہم نے نازل فرمائی ہے اور مقرر کر دی ہے، اور جس میں ہم نے کھلی آیتیں یعنی احکام اتارے ہیں تاکہ تم یاد رکھو. یہ شاہی فرمان ہے، یہ اللہ کا کلام ہے. سورت نور غزوہ بنی مستلق کے بعد نازل ہوئی. اللہ تعالیٰ نے اس میں معاشرتی اصطلاحات بھی دی ہیں، یعنی کسی معاشرے میں جینے کے طریقے کیا ہیں، عورت مرد کی لمٹس کیا ہیں، کسی معاشرے میں کیسے رہا جائے کہ وہ معاشرہ پنپے. دوسری چیز آپ کو اس صورت میں انتظامی اصطلاحات ملیں گی، مینجمنٹ سکلز. اور تیسری چیز اس صورت میں ہے مل جل کر کام کرنے کی ہدایت، ٹیم ورک. اللہ تعالیٰ اس میں ایک پیغام دیتے ہیں اور مثالیں ہیں بیچ میں بادلوں کی اور پرندوں کی اور جانوروں کی، کہ کیسے وہ کام کرتے ہیں اور معاشرے کو اور انسانیت کو فائدہ دیتے ہیں. تم سب مل جل کر نور کو پھیلاؤ تو اس معاشرے کے اندھیرے دور ہوں گے، اور اندھیروں سے لڑنے کی بجائے اگر ایک چراغ اپنے حصے کا جلا دیا جائے تو کل آنے والے وقت کے اندر ہم مجرم نہیں ہوں گے. آج اس سورت نور کو غیروں نے غلط سمجھا. چلیے غیر مسلموں کی تو بات کیا کیجیے، انہوں نے تو عورتوں کی کمرے ننگی کروا کر اس پر سورت نور کی آیتیں لکھا لکھا کر ان سے پریڈ کروائی کہ مذاق اڑا سکتے ہو تو اس سے زیادہ اڑا لو. حقیقت ہے کہ دنیا آج بھی اندھیروں میں ہے، ہر ملک میں اندھیرے، معاشروں میں اندھیرے، خاندانوں میں اندھیرے، گھروں میں اندھیرے. پیچھے دیکھ چکے ہیں کہ حضرت ابراہیم علیہ السلام کے دور میں شرک عام تھا، بت پرستی تھی. اللہ نے ان سے کام لیا. سورت انبیاء میں پڑھا کہ جب ساری حجتیں پوری کر چکے تو ہاتھ سے بھی سارے بت توڑ دیے. لیکن آج کے دور کا شرک، بت پرستی کا شرک تو کم ہے، وہ تو ایک سائٹ پہ ہوگا. آج بے حیائی کا بت ہے جو آپ کے میرے ارد گرد پوجا جا رہا ہے. آج معاشرے، افراد، عورتیں، مرد، حتیٰ کہ چھوٹے اور بڑے، سارے ہی کسی نہ کسی طرح سے اس بت کو پوج رہے ہیں. اور اس بت کا نام آج کے دور میں اگر آپ دیکھیں تو بے حیائی اور فحش سے بڑھتے بڑھتے زنا پہ پہنچ چکے ہیں. پوری سورت نور کو اگر ایک ٹائٹل دونا تو زنا اور اس کی قربات اور اس کے سدے باب کے طریقے، یہ ہے پوری سورت نور کا خلاصہ چار لفظوں میں. یاد رکھیے گا کہ جہاں حیا کی کمی ہوگی وہاں عورت مرد کی لمٹس کراس ہوں گی، عورت کے نکلنے کے گھر سے اور مرد کے اس سے فائدہ اٹھانے کے طریقے لیگل ہو جائیں گے، پھر زنا ہوگا، اور جہاں زنا ہوتے ہیں وہاں گھر ٹوٹتے ہیں، اور جہاں گھر ٹوٹتے ہیں وہاں بچے بگڑتے ہیں. یہ ایک پوری چین ہے، اس کو ذہن میں بنا لیجئے کسی بھی میپ میں. اور جہاں بچے بگڑتے ہیں وہاں معاشرے بگڑتے ہیں، اور پھر وہاں کرائمز ہوتے ہیں، کیونکہ بچے جب گھر میں ارد گرد ایسی گندگیاں دیکھتے ہیں اور ماں باپ کے تعلقات ٹوٹتے پھوٹتے دیکھتے ہیں تو ان میں ذہنی طور پہ اضطراب آتا ہے، بچے ڈسٹرب ہوں گے. جہاں شوہر بیوی لڑیں گے وہاں بچے ڈسٹرب ہوں گے، پھر وہ کرائمز میں جائیں گے. آپ کہتے ہیں دوسرے ہمارے بچوں کو بہکاتے ہیں، معذرت ہے، آپ نے ان کو ڈسٹرب کیا، اسی لیے تو گھر سے نکلتے ہی دوسروں میں انٹرسٹ لیتے ہیں. آج ویسٹ جو بہت ہی روشن خیالی کا سمبل سمجھا جاتا ہے، وہاں دو ہستیاں بہت ہی مظلوم ہیں، ایک عورت اور ایک بچہ. اور ایک جملہ لکھ لیجئے کہ بے حیائی کی زد میں آنے والے ہمیشہ بچے اور عورتیں ہوتی ہیں. بیوی جس کو اللہ نے سکون بخش چیز کہا، کئی جگہ پیچھے پڑ چکے سورت الاعراف میں بھی اور آگے سورت روم میں بھی پڑھیں گے، اب اس عورت کے پاس خود سکون نہیں ہے تو وہ شوہر کو سکون کیسے دے گی؟ آج ایسے لگتا ہے कि बिल्कुल सारी की सारी चीजें बदल गईं। पीस एंड प्रॉस्पेरिटी के नारे लगाते हैं लोग, पीस नहीं सिर्फ प्रॉस्पेरिटी दिखती है, अंदर सुकून नहीं है, खुशी नहीं है। और वो मुआशरे जिनमें आज भी हर चीज खुली है, जहां कोई सूरत नूर नहीं। अभी आगे कुछ पढ़ने वाले हैं, इसलिए अभी से नोट कीजिए कि एक बहुत बड़ा इल्जाम जो गैरों की तरफ से इस्लाम पे लगता है कि इसकी सजाएं बड़ी इंसानियत सोज हैं, खास तौर पे अभी जो आगे हम सजाएं थोड़ी सी इशारतन देखेंगे तो उसमें लोग परेशान होते हैं। तो चलिए आप अमन कायम करके दिखा दीजिए, वो बड़े बड़े मुल्क जिनकी धाक दिलों पे हैं, हम घर माल कपड़े बेच कर उन मुल्कों में जाने को तैयार है। इवन अगर हमें कोई ये कह दे कि सिर्फ अगले 10 दिन के लिए जो वहां एंटर होना चाहे तो इजाजत है, वरना फिर नहीं। और जो एक दफा चला गया उसको वहां की नेशनलिटी मिलेगी, हम तो शायद रमजान भी भूल जाएं, कि ये तो कजा रख लेंगे, वो फिर मौका नहीं आना। उन मुल्कों की असल हकीकत के आप सिर्फ खुद जाकर सर्च इंजन में डालकर देख लीजिए, हर 2 मिनट में एक सेक्सुअल रिजॉर्ट है, हर 10 में से 6 औरतें रेप होती हैं, और अमूमन जो उम्रें हैं औरतों की वो 30 साल से कम उम्र की हैं। औरतें तो औरतें थी, मर्द और बच्चे भी रेप हो रहे हैं। 46% बच्चे रेप होते हैं इन मुल्कों में। और पेडोफीलिया का नाम ना आपकी माओ ने सुना ना बापों ने सुना, आज सेक्सुअल टूरिज्म का शिकार हो चुका। पार्क्स में खेलते हुए, स्कूलों में आते जाते बच्चे उन गैंगस्टर्स को दिखाए जाते हैं कि चूज करो, और वो बच्चों की उम्रें छोटी से छोटी करते उन बच्चों को चूज करते हैं, फिर उनको ले जाया जाता है, वहां हवस पूरी की जाती है, न्यूड फिल्में बनती हैं। और आज जो फोनोग्राफी के नाम पे फिल्में हैं, अल्लाह माफ करे कि वो हमारे मुल्कों में देखने वालों का नंबर दुनिया में एक बड़ा खास नंबर आता है। वो जगह जहां औरतें खुली फिरती दिखें, जहां कोई पाबंदी नहीं, जहां ये इलीगल भी नहीं, ये तो लीगल है, अब वहां उनको औरतों से इंटरेस्ट खत्म हो रहा है, क्योंकि टेस्ट चेंज करना चाहते हैं, थक गए हैं ना। जो चीज आसानी से मिल जाए उसकी कशिश खत्म होती है। मसा आप देखिए, एक कसाब की दुकान पे गोश्त लटका देखें तो घिन आने लगेगी, तो वही गोश्त जब मुख्तसिर से कपड़ों में डालकर मुआशरों में आम कर दिया जाए तो कशिश कम हो जाती है। आज इस्लाम पर इतने एतराज करने वालों का अपना चेहरा कितना घिनौना है ये देखना है। और याद रखिए कि ऐसे लोग जो इन जरायम का शिकार हैं, कि छोटे छोटे बच्चों की इज्जतों से खेलते हैं, उनमें से कोई एक जेल में नहीं डाला जाता। यानी आप कह लीजिए कि 15 out of 16, 1% भी जेल में ये लोग नहीं डाले जाते। दो किस्म के जरायम दुनिया में आम है, आप सिर्फ एक लफ्ज लिखिए, क्राइम रिपोर्ट इन द वर्ल्ड, बस आपको ये, मैंने तो आपको 0.1% भी नहीं बताया, वहां आपके पास इससे बहुत कुछ खुल जाएगा, हर मुल्क का फिगर खुलेगा। दो किस्म के बड़े जुर्म है, एक सेक्सुअल और एक मर्डर्स किलिंग। आप हैरान हो जाएंगे वो फिगर्स पढ़ के कि आपको फिर इस बात का यकीन आएगा कि सूरत अनजल ना हा वफरत ना हा, ये आयतें इतने तपाक से क्यों बयान की गई। जहां आजादी है वहां तहफ्फुज़ नहीं है, और जहां आज तहफ्फुज़ है इंटीरियर के इलाकों में वहां आजादी नहीं है। इस्लाम को बैलेंस तरीके से आज पढ़ा लिखा मुसलमान पेश कर सकता है, बिलीव मी। बहुत पढ़ा लिखा भी नहीं चल पा रहा क्योंकि इस्लाम नहीं है, और बहुत अनपढ़ जो बिल्कुल औरत को कैद करके रखना चाहता है वो भी नहीं कर सकता। आपके मेरे लिए ना तो दुनिया की कोई बड़ी ताकत रोल मॉडल है और ना छोटी बस्तियां। हमारी रोल मॉडल जगह तो मदीना तो तैयबा है, जो वाकई तैयब थी, जहां आपको ऐसा रेयर केस मिलता है। पूरी सीरत पढ़ लीजिए, एक औरत और एक मर्द, गामदिया कबीले की औरत थी और माइस नाम के सहाबी थे। मुझे तो यही मिल सका, जो दो केसेस नबी सल्लल्लाहु अलैहि वसल्लम तक इन 10 सालों में आए, के और करके गुना वो बाहर नहीं गए, वापस आकर जमीर की अदालत में खड़े होकर नबी के सामने आकर कहते हैं कि अल्लाह के नबी जिना हो गया, और अल्लाह के नबी इधर से उधर मुंह कर रहे हैं कि ना ही कहें। और जब उन्होंने कन्फेस किया तो आपने हद लगाई। ये जो भी हदें हम पढ़ने लगे हैं ना, ये मदीना में लगने की नौबत ही नहीं आई। आज भी जिन मुल्कों में ये हदें कायम होंगी और वहां इस्लाम चलेगा, वहां किसी को जरूरत नहीं पड़ेगी। लेकिन हम क्या देखते हैं, आज आजादी के नाम पे औरत मर्द को खुला छोड़ दिया। 800 साल तक मुसलमानों ने इस दुनिया में बेताज बादशाह बन के हुकूमत की है, वहां औरत को आजादी भी थी, तहफ्फुज़ भी था। और आप नोट करके देखिए, यही वो दौर है जिस दौर में औरतों ने हीरे जने, इंसानियत को नर्सरी ऑफ हीरोज दी, तो वो इसी दौर में थी। सब आइमे कराम, मुहद्दिसीन, साइंटिस्ट और इसी तरह बड़े बड़े डॉक्टर्स इसी दौर में पैदा हुए, क्योंकि उस वक्त औरत रोशनियों में थी, उसको औरत होने का पता था, उनको पता था कि हमने बच्चे पैदा नहीं करने, उनको माशरे के अंधेरे दूर करने का। तो इंशाल्लाह ताला जब हम इस सूरत नूर की इन बातों को जो पढ़ने लगे हैं, एक औरत होने के नाते से पढ़ेंगे, तो लगेगा कि ये तो मेरी फितरत की पुकार है। दुनिया में लोग बहुत सारे मुल्कों की कुछ चीज़ों को पसंद करते हैं, वैसे गाड़ी जापान की अच्छी लगती है, मशीनें लेनी हो तो जर्मनी की ले लेंगे, मान लीजिए कोई बुरी बात नहीं, चाइना ने तो सुई से लेकर जहाज तक बना दी, लीजिए एक दफा दुनिया को इस्लामिक मॉडल पेश कीजिए कि कैसे सोसाइटीज बनाई जाती है, देखिएगा दुनिया कितनी खूबसूरत होगी, लोग आपसे ये मॉडल लेने के लिए बारगेन करेंगे। आज हम मुसलमान अपने मुल्कों में कितने परेशान हैं, पहले तो कहते थे बेटियों को तनहा ना भेजो, आज आप बेटों को तनहा ड्राइवर्स के साथ नहीं भेज सकते, वजह क्या है, क्योंकि आज हमारे घरों के माहौल बदल गए। और अपनी ही बेटी से सात बच्चे, आपने भी स्टोरी सुनी होगी, मुहर्रमात का जिना, और घरों में रहते हुए आज ज्यादा खराबियां हो रही हैं, वजह क्या है कि ना बाप की आंखों में वो हया रही, ना भाई के पास वो गैरत रही। तो जरूरत है इस बात की कि हम अपने दिल से दूसरों की अजमत निकाल कर अल्लाह की अजमत के तसव्वुर के साथ इन आयतों को सुने। बज़ाहर चमकते चेहरे वनीर है, लेकिन अंदर की तस्वीर कितनी गंभीर है। हमारे मुल्कों को तो कोई ग्लैमराइज करता ही नहीं, इसकी उनकी क्या हम बातें करें, लेकिन वो माशरे जिनको हम बहुत औरत दोस्त माशरा कहते हैं, वीमेन राइट, सब उधर ही पनाह लेने जाते हैं, उनके अंदर औरत के ऊपर कितनी बातें हैं। स्लोगन्स को छोड़ दीजिए, सिर्फ सच समझ कर देखिए। और मजे की बात देखिए कि आज इस सूरत पर एतराज भी उठता है तो उन्हीं लोगों से उठता है जिनको अल्लाह की भी पहचान नहीं है। जहां ये आयतें उतर रही हैं, सूरत उतर रही है, वहां तो ना किसी मक्का वाले ने एतराज किया, ना मदीना जो दुश्मनों का गढ़ बन चुका था इर्द गिर्द से, उधर किसी ने एतराज नहीं किया। आज हम इस पे एतराज सुनते हैं, करते हैं, इसलिए कि हमें खुद नहीं पता अपने मालिक का कि वो है क्या। अब सुनिए आयत नंबर 2 को, फिर यकीन है कि आपके जहन में कोई सवाल नहीं उभरेगा, क्योंकि रब्बुल अर्श मालिक अल मुल्क, जिसने ना नमाज रोजे की इतनी तफसीलात बताई, उसने बेहयाई को खत्म करने के इतने खूबसूरत तरीके दे दिए, तो ठंडे दिमाग से सुनने की चीजें हैं, बताने की जरूरत है। डोंट बी हाइपर, सिर्फ इस वक्त इसको एक शादीशुदा औरत होने के नाते सुन लीजिए, एक मुहज्जब बाप होने के नाते से सुन लीजिए, तो इंशाल्लाह ये दो रिश्ते ही काफी हैं इन बातों को सुनने और सुनाने के लिए। तो फरमाया, जानिया तो वजानी फजली तो कुल्ला वाहिद मिन्हुमा मियां तजल्दा, जिनाकार औरत और मर्द में से हर एक को 100 कोड़े लगाओ, इन पर अल्लाह की शरीयत की हद जारी करते हुए तुम्हें हरगिज इन पर तरस नहीं खाना चाहिए। अगर तुम्हें अल्लाह पर और क्यामत के दिन पर ईमान हो, इनकी सजा के वक्त मुसलमानों की एक जमात मौजूद होनी चाहिए। जिना की सजा यहाँ आ गई। याद रखिए कि सजा का मकसद नस्ब और इज्जत की हिफाजत है। शादीशुदा मर्द या औरत या दोनों ही जिना करें तो उनको रजम किया जाएगा, हदीस में इसकी इम्प्लीमेंटेशन भी मौजूद है। गैर शादीशुदा अगर ये काम कर चुके हों तो 100 कोड़े जुर्म साबित होने पर होंगे। लेकिन ये ऐसे ही नहीं होगा एक ही दिन में, इस माशरे में जो आज के हालात है इसमें नहीं होगा, बल्कि इसकी बहुत सारी पिछली प्रेपरेशंस करनी पड़ेंगी। बस आप देखिए कि ये जो अल्लाह ताला का हुक्म हमें दिख रहा है कि जानी मर्द और औरत को 100 कोड़े मारो, कोड़ा मारते हुए रहम ना आए, मोमिनीन की जमात मौजूद हो ताकि लोग इबरत ले सकें, और फिर मोमिनीन से इनका निकाह हराम है, इसके पीछे तालीम, तरबियत और तज़किया का सफर है। वो अल्लाह के नबी का जो तरीका तालीम था कि युअल्लिमुहुल किताब वल हिक्मा, किताब और हिकमत सिखाई, फिर उन्होंने बातें की, तत्हीरे मुआशरा लाजमी है और वो तालीम से होती है। आज आपकी बच्ची मेडिकल कॉलेज तक पहुंचते हुए कितने फितनों से गुजर के आती है, आप कभी मेडिकल कॉलेज के किसी गार्डन में जाकर तो देखिए, और उसके इर्द गिर्द जो चेन फूड है वहां के माहौल को तो देखिए। डॉक्टर तो बने ना बने बेचारी, लेकिन वो किसी की सजनी तो बन जाएगी, वो तो मीटिंग पॉइंट बन चुके। क्या जुल्म किया हमने अपने बच्चों पे, लाखों करोड़ों लगाकर उनको एक प्रोफेशन दिया, लेकिन ये नहीं बताया कि आग और पानी इकट्ठा होगा तो धुआं निकलेगा। यह मुसलमानों की बात है, मैं गैरों को नहीं देखना। और अल्लाह को जिना इंतहाई नापसंद है, और पीछे हदीस सुन चुके हैं, बनी इसराइल सूरत के टेक्स्ट में जाकर देख भी लीजिए कि जिना एकदम नहीं होता, आंखें, हाथ, कदम, चलते करते, फिर आखिर में असल काम होता है कि नहीं होता। तो हदीस सुन लीजिए, सही बुखारी की 5221, आपने फरमाया, ए उम्मते मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, अल्लाह से बढ़कर कोई गैरतमंद नहीं कि वह अपने बंदे या बंदी को जिना करते हुए देखे। ए उम्मते मोहम्मद, अगर तुम्हें ये मालूम होता जो मुझे मालूम है तो तुम हंसते कम और रोते ज्यादा। आज आप इसको देखिए, और ये जो मैंने अभी मिसाल दी है, वल्लाह ही मैंने अपनी आंखों से ये देखा। सफर के दौरान एक मौका ऐसा आया कि हमें किसी का इंतजार करना था और हम एक मेडिकल कॉलेज से निकले तो गर्मी और धूप से बचते हुए कहा कि चलिए सामने कोई भी मशहूर चेन थी वहां चले जाते हैं, फ्रेश भी हो जाएंगे, वजू भी होगा। मैंने अपनी गुनाहगार आंखों से, और ये पुरानी बात नहीं, सिर्फ 1 साल पुरानी बात है, मैंने अंदर का जो माहौल देखा, मैं कह सकती हूँ कि किसी दौर में ये इंडियन फिल्मों में या ड्रामों में और टीवी पे होता है। मुझे ऐसे लग रहा था मैं किसी स्टेज शो पे चली गई हूँ, जो वहां लड़कियों के हाल हुलिये थे और जो मैं वॉशरूम में गई और वजू कर रही और वहां लड़कियां जो मेकअप थोप रही और उनके कपड़े और हुलिये, मेरा दिमाग घूम गया। मुझे लगा ही नहीं कि मैं अपने मुल्क में हूं। ये जुल्म है। आप अपने बच्चे बच्चियों का मुस्तकबिल दांव पे नहीं लगा सकते। फरमाया, जानी मर्द बजो जानिया या मुशरिक औरत के किसी और से निकाह नहीं करता, और जिनाकार औरत भी सिवाय जानी या मुशरिक मर्द के और किसी से निकाह नहीं करती, और ईमान वालों पर यह हराम कर दिया गया। यानी ना वो करते हैं, उनका टेस्ट ही नहीं है नेक लड़कियां। आप दीजिए नेक लड़की, वो नहीं रखेगा, बिगड़ चुके मिजाज। और बेटी को दीजिए कोई सीधा सादा शौहर, वो कहेगी मुझे नहीं रखना इसको, तो ऐसा तो निकाह ही क्या हुआ। आज माँ बाप के लिए लम्हा फिक्री है। ऐसा ना कि आज सारी कोशिशें जिस तालीम को देने में लगा दी और उनको बच्चों को दीन ना दिया अगर, तो उनको क्या पता, वो तो मासूम है। देखिए हर नई चीज का शौक होता है, इंसान नए तजुर्बे करता है, और हॉस्टल्स में रहने वाले बच्चे बड़ी मुश्किल बात है अपने ईमान को बचाएं अगर आपने उनको कुरान सुन्नत नहीं दिया। आज हॉस्टल्स भी कह लीजिए कि बुराई के अड्डे बन चुके, क्योंकि माँ बाप को इतना यकीन है कि बच्चे बहुत अच्छा काम कर रहे हैं। आपके बच्चे अच्छे होंगे, लेकिन याद रखिए बहुत सारे बिगड़े हुओं के भी बच्चे वहां होते हैं। अब आगे देखिए, अगर सजा बुरी है तो फिर इसको ऐसे ही एक दूसरे पे नहीं लगाया जाएगा बल्कि तोहमत, यानी अगर कोई ऐसे ही राह जाते किसी औरत पे तोहमत लगा दे तो क्या गुनाह। वल्लज़ीना यरमून अल-मुहसनात, जो लोग पाक दामन औरतों पर जिना की तोहमत लगाएं फिर 4 गवाह पेश ना कर सकें, तो इन्हें 80 यानी 80 कोड़े लगाओ विप्स, और कभी भी इनकी गवाही कबूल ना करो, ये फासिक लोग हैं। हाँ, जो लोग इसके बाद तौबा और इस्लाह कर लें तो अल्लाह ताला बख्शने वाला और मेहरबानी करने वाला है। जी, अगर किसी को जिना करते देखें तो क्या करें? पहली बात है खामोश हो जाए, क्योंकि आज हमारे मुल्कों में कोई निज़ाम नहीं है। वेस्ट की तो बात ना कीजिए, जब सजाएं नहीं है तो किसी को बदनाम क्या करना है। ज्यादा से ज्यादा उनको नसीहत कीजिए, हिदायत कीजिए, उनको पकड़िए और सूरत नूर से पहले उनको सूरत फातिहा पढ़ा दीजिए, अल्लाह से तारुफ तो कराइए। दूसरी बात है कि अगर वाकई बात बहुत बिगड़ी हुई है तो सबसे पहले वो बंदा 4 गवाह लेकर आएगा। 4 गवाह कैसे होंगे? यानी आपने तोहमते जिना लगाई, हद जारी होगी। अगर 4 की बजाय सिर्फ 3 गवाह आ गए, एक नहीं आया, तो भी आपको 80 कोड़े खाने पड़ेंगे। खामोश रहे, 4 गवाह नहीं, यही हल है। यानी जिना बिलफेल करने में और किसी पे जिना का इल्जाम लगाने में सिर्फ 20 कोड़ों का फर्क है। इस्लाम नहीं चाहता कि माशरों में इस तरह इज्जतें उछाली जाएं, स्कैंडल्स बने, चाहे वो सियासतदानों के हों, गुलकारों के हों या किसी और के हों। ये तो सिर्फ उस वक्त सजाएं नाफिज होती हैं जब ये सरेआम हो, जैसे कह लीजिए कि नाइट क्लब्स, जहां हर बंदा अपने वजूद से बता रहा है कि मैं यहां आया क्यों, वहां ये सजाएं लगती हैं। आमतौर पर ये ऐसे नहीं है कि उठाकर लगा दिया जाए। अब जब जिना इतना बुरा है तो इससे बचाव की क्या तदबीरें? बच्चियों को भी समझाइए, बच्चों को समझाएं, और बच्चियां बच्चियां नहीं हैं, वो खुद भी समझें। क्या करें? तन्हाई में किसी से मुलाकात से बचें, अपनी निगाहों की हिफाजत करें, मखलूत यानी मिक्स्ड माहौल यानी लड़के लड़कियों का मिलजुल कर बैठना, इसको कट ऑफ करें, चाहे वो स्कूल फेलोज, कॉलेज फेलोज और यूनिस फेलोज हों। दीनी कामों में खुद को मसरूफ रखें, बेहतरीन तालीम और तरबियत का एहतमाम किया जाए, और दुआएं मांगे कि अल्लाह हमारे नफ्स पे हमें काबू दे, और इकामत हदूद में खैर है इस पे यकीन रखें। आगे लियान का कानून है, यानी शोहर बीवी को या बीवी शोहर एक दूसरे के मामले में कुछ ऐसा मामला देख लें कि आप वहां कैसे चुप रहे, बाहर वालों को देख के आप चुप हो सकते हैं, तो क्या कहा? वल्लज़ीना यरमूना अज़्वाजहुम वलम यकुल लहुम शुहदा। तो लियान एक किस्म की तलाक की नौइयत है कि जिसमें फिर हमेशा के लिए शोहर बीवी अलग कर दिए जाते हैं। जो लोग अपनी बीवियों पर बदकारी की तोहमत लगाएं और अपनी जात के सिवा इनका कोई खुद गवाह भी ना हो, तो ऐसे लोगों में से हर एक का सबूत ये है कि 4 मरतबा अल्लाह की कसम खाकर कहें कि वो सच्चों में से हैं, और 5वीं मरतबा कहे कि इस पर अल्लाह की लानत, तो अगर वो झूठों में से हो। और इस औरत से सजा इस तरह दूर हो सकती है कि वो 4 मरतबा अल्लाह तला की कसम खाकर कहे कि यकीन इसका मर्द झूठ बोलने वालों में से है, और 5वीं दफा कहे کس پر اللہ کا غضب ہو اگر اس کا خاون سچوں میں سے ہو؟ اگر اللہ کا فضل تم پر نہ ہوتا تو تم پر مشقت اترتی، اور اللہ تعالیٰ توبہ قبول کرنے والا با حکمت ہے۔ تو اللہ تعالیٰ ایسی کباختوں سے بچائے، آنکھوں نظروں کی حفاظت کیجئے، ورنہ شوہر بیوی کا تعلق جو جائز تعلق ہے وہ بھی ناجائز ہوتا ہے۔ اب آگے آیت نمبر 11 سے 18 تک واقعہ عفق ہے، اور عفق کہتے ہیں طوفان کو۔ حضرت عائشہ صدیقہ پر اسی غزوے سے واپسی پر ایک تہمت لگی تھی، معروف واقعہ ہے، آپ صحیح بخاری میں سے بھی اس کو پڑھ سکتے ہیں۔ یہاں ہم آیتوں میں سے پڑھتے ہوئے اپنے لیے عمل کی باتیں لیتے ہیں۔ دنیا کی پاکیزہ ترین عورت پر تہمت لگتی ہے، ان کے صبر اور ان کی سچائی کی وجہ سے آسمان سے بے گناہی کی آیتیں نازل ہوتی ہیں، یہ حضرت عائشہ کی شان ہے۔ ان الذین جاؤ بلیف کی عصبت منکم، جو لوگ یہ بہت بڑا بہتان باندھ لائے ہیں یہ بھی تم میں سے ہی ایک گروہ ہے، یعنی باتیں کرنے والے غیر نہیں تھے، کچھ لوگ دوسروں کی باتوں کے زیر اثر اس میں شامل ہو گئے اور وہ خود بھی مسلمان تھے۔ تو جب سکینڈلز بنتے ہیں تو عموماً لوگ اسی قسم سے ایک دوسرے کی عزت کو اچھالنے لگتے ہیں۔ تم اسے اپنے لیے برا نہ سمجھو، بلکہ یہ تو تمہارے حق میں بہتر ہے۔ چند سیکنڈ سوچئے، یہ کس کو کہا جا رہا ہے؟ وہ عائشہ صدیقہ جن کی عزت کی آزمائش آ گئی، اور ایک عورت کی سب سے قیمتی چیز عزت ہوتی ہے، اور وہ بھی ایک نبی کی بیوی۔ ہاں، ان میں سے ہر ایک شخص پر اتنا گناہ ہے جتنا اس نے کمایا، اور ان میں سے جس نے اس کے بہت بڑے حصے کو سر انجام دیا، عبداللہ بن ابی کی طرف اشارہ، اس کے لیے عذاب بھی بہت بڑا ہے۔ اسے سنتے ہی مومن مردوں اور عورتوں نے اپنے حق میں نیک گمانی کیوں نہ کی، اور کیوں نہ کہہ دیا کہ یہ تو کھلم کھلا صریح بہتان ہے۔ یہ ہے مسلم مینرز کہ عائشہ کے بارے میں کوئی ایسا سوچ نہیں سکتا، ان باتوں کو وہیں دبا دینا چاہیے۔ وہ اس پر چار گواہ کیوں نہ لائے، اور جب گواہ نہیں لائے تو یہ بختان باز لوگ یقیناً اللہ کے نزدیک محض جھوٹے ہیں۔ یعنی اس بات کو یہیں روک دیجئے، سٹاپ ہیئر۔ اگر اللہ تعالیٰ کا فضل و کرم تم پر دنیا اور آخرت میں نہ ہوتا تو یقیناً تم نے جس بات کے چرچے شروع کر رکھے تھے اس بارے میں تمہیں بہت بڑا عذاب پہنچتا، جبکہ تم اسے اپنی زبانوں سے نقل در نقل کرنے لگے اور اپنے منہ سے وہ بات نکالنے لگے جس کی تمہیں متعلق خبر نہ تھی۔ سو تم اسے ہلکی بات سمجھتے رہے، لیکن اللہ تعالیٰ کے نزدیک یہ بہت بڑی بات تھی۔ یعنی ایک پاک دامن عورت پر الزام لگانا، تم نے ایسی بات کو سنتے ہی کیوں نہ کہہ دیا کہ ہمیں ایسی بات منہ سے نکالنی بھی لائق نہیں، یا اللہ تو پاک ہے، یہ تو بڑا بہتان اور تہمت ہے۔ اللہ تعالیٰ تمہیں نصیحت کرتا ہے کہ پھر کبھی ایسا کام نہ کرنا اگر تم سچے مومن ہو۔ اللہ تعالیٰ تمہارے سامنے اپنی آیتیں بیان فرما رہا ہے، اور اللہ تعالیٰ علم اور حکمت والا ہے۔ تو یہ ہے واقعہ عفق۔ واقعہ عفق والے شر میں خیر تھی، جیسے انشاءاللہ اس لاک ڈاؤن اور اس کرونا وائرس کے دور سے گزرنے کے بعد اس کی خیر ہمیں دکھے گی، کچھ تو بھی دکھنے لگ گئی۔ کیا کیا فائدے ہوئے اس واقعے میں، جو بہت سینٹیمنٹل واقعہ ہے۔ پچھلے سالوں میں نے پورا واقعہ بھی سنایا، آپ پچھلے سال کے کسی دور قرآن میں سے نایتوں کو سن لیجئے، پورا واقعہ لفظ بلفظ ہے۔ لیکن جہاں ہم چند پوائنٹس کی صورت میں دیکھتے ہیں کہ اس واقعے میں کیا خیر تھی۔ پہلی بات دیکھیے کہ فتنے میں منافق اور مخلص مسلمانوں کی پہچان ہو جاتی ہے۔ حضرت عائشہ صدیقہ رضی اللہ تعالیٰ عنہ کی عظمت اور پاکی اور ان کی شان واضح ہو گئی۔ فخر کیا کرتی تھی اپنی دوسری دوستوں میں یا ازواج میں کہ اللہ نے میری شان میں یہ آیتیں نازل کی۔ مومنین کی تربیت ہوئی، بغیر تحقیق کے بات نہ نکالا کریں، اور دائی دین کی زندگی میں آزمائشیں لازمی ہیں۔ اللہ کے نبی ایک مہینہ تک اضطراب میں رہے، کام نہیں چھوڑا، ہم تو گھر میں بیٹھ جاتے ہیں پریشانیوں کے نام پہ۔ اسی طرح اشاعت فحش کی سزا دنیا اور آخرت میں ملتی ہے۔ اس طرح بری چیزیں جب عام ہوتی ہیں تو بچہ بچہ وہ چیزیں بولتا ہے، تو دیکھیے گا تشیع الفاخشہ، جو اس پارے کا ایک مین تھیم ہے، اس میں کیا ہے؟ کچھ لوگوں کا یہ ایجنڈا ہے جو کہ ایکسپوز کر دیا گیا، ان کے ہڈن نہیں اوپن موٹیوز ہیں۔ کیا؟ ان الذین یحبون ان تشیع الفاخشۃ فی الذین آمنوا، جو لوگ مسلمانوں میں بے حیائی پھیلانے کے آرزو مند رہتے ہیں، ان کے لیے دنیا اور آخرت میں دردناک عذاب ہیں۔ اللہ تعالیٰ سب کچھ جانتا اور تم کچھ بھی نہیں جانتے۔ اگر تم پر اللہ تعالیٰ کا فضل اور اس کی رحمت نہ ہوتی، اور یہ بھی کہ اللہ تعالیٰ بڑی شفقت رکھنے والا مہربان ہے، تو تم پر عذاب اتر جاتا۔ اپنے بچوں کو اس کے لیے تیار کیجیے۔ اس فحش پھیلانے کو آپ نے میں نے انشاءاللہ کنٹرول کرنا ہے علم کے ساتھ۔ کیا بتا چلا، کیا سزا؟ فحش پھیلانے کے مرتکب افراد معاشرے میں انتشار پھیلانے، اخلاقی بے راہ روی اور معاشرتی ابتری کے مجرم ہوتے ہیں۔ ظاہر ہے کہ سارے معاشرے کو ایک نیوز جو مل جاتی ہے بریکنگ، سارے ایوننگ نیوز بند ہو جائیں اگر یہ آیت سیٹ ہو جائے، اور میڈیا کی جو سنسنی خیز خبریں ہیں وہ بھی سٹاپ ہو جائیں۔ اسلامی نظام حیات فحش اور بدی کو ہر کونے خدرے سے باہر نکالنا چاہتا ہے۔ ذرائع ابلاغ کا غلط استعمال اور آج کی روشن خیالی کل اللہ کے غضب کی موجب ہوگی۔ کل کتنوں پہ حدیں لگیں گی جو بے سوچے سمجھے فیمس لوگوں اور مشہور لوگوں کے اوپر الزام لگانے لگتے ہیں۔ آج کے دور میں بے حیائی فخریہ اور اعلانیہ پیش کی جاتی ہے، اس لیے اس سے بچنے کے لیے پیغام کیا ہے؟ کہ ایمان والو، تم شیطان کے قدموں پہ نہ چلو، اس لیے کہ جب لوگ اس طرح کے کام کرتے ہیں تو اصل میں وہ شیطان کے ہم پیالہ اور ہم نوالا بنتے ہیں۔ یا ایھا الذین آمنوا لا تتبعوا خطوات الشیطان، ایمان والو شیطان کے قدم بقدم نہ چلو، جو شخص شیطانی قدموں کی پیروی کرے تو وہ تو بے حیائی اور برے کاموں کا ہی حکم دے گا، اور اگر اللہ تعالیٰ کا فضل و کرم تم پر نہ ہوتا تو تم میں سے کوئی بھی کبھی بھی پاک صاف نہ ہوتا، لیکن اللہ تعالیٰ جسے پاک کرنا چاہے کر دیتا ہے، اور اللہ تعالیٰ سب سننے اور جاننے والا ہے۔ تو دیکھیے کہ یہ جو حیا کی کمی کا فتنہ ہے، یہ کیا ہے، اس کی وجوہات کیا ہیں؟ کیونکہ دل پہ بڑا بوجھ آ رہا ہے پڑھتے ہوئے۔ امت مسلمہ میں تو یہ چیزیں بالکل نہیں ہونی چاہیے۔ تو پہلی چیز جہالت، اور وہ کون سی جہالت؟ امیون، دنیاوی پڑھے لکھے لیکن دین سے جاہل، قرآن و سنت سے دوری، کسی حد تک غربت، کیونکہ غربت میں بھی لوگ جسم بیچنے تک تیار ہو جاتے ہیں، غیر اسلامی ماحول اور معاشرہ، میڈیا کا غلط کردار جو بہت سارے لوگوں کے بگاڑ کا ذریعہ بنتا ہے، اچھا میڈیا تو کم ہی لوگ دیکھتے سنتے ہیں، فحش لٹریچر، فلمیں، ویب سائٹس جس میں ایسی چیزیں پیش کی جاتی ہیں، اور پھر کہہ سکتے ہیں خاص حد تک دشمنان اسلام کی سازشیں۔ ایسی چیزیں کوڑیوں کے مول مسلمان ملکوں میں پیش کی جاتی ہیں جہاں سے وہاں کی نسلیں بگڑیں۔ پھر اسی طرح آف کورس روٹ کاز شیطان اور حرام رزق کی کباختیں، جو بچے ایسے ماں باپ کے گھر میں ہیں جدھر حرام آتا ہے، ان کے لیے پھر ان کاموں میں جانا زیادہ آسان ہو جاتا ہے۔ اب سوال پیدا ہوتا ہے کہ اتنے جو فتنے ہیں باہر، کریں کیا؟ دیوسیت یعنی دین کے نام پہ غیرت نہ آنا، اور فحاشی کے فتنے کے کیا اثرات آتے ہیں، اس کو تین حصوں میں ڈیوائڈ کیجیے گا۔ انفرادی اثرات یعنی پرسنل لیول پہ کسی ایک انسان پہ اس کے کیا اثرات ہیں، اجتماعی اثرات یعنی معاشرتی طور پہ انڈیویجلی فار ہول سم، اور پھر آخرت میں کیا ہوں گے۔ تو پہلی چیز ہے کہ انفرادی طور پہ ایسا بندہ جو ان چیزوں میں انڈلج اور انوالو ہو جاتا ہے، وہ شرمندگی اٹھاتا ہے، کردار خراب ہو جاتا ہے۔ ایسی گندی چیزوں میں پڑھنے والوں کا میموری لاس ہوتا ہے، پھر پڑھنے لکھنے میں دل ہی نہیں کرتا، ایسے بچے اکثر ہی اچھا پڑھتے نہیں ہیں، پھر صحت برباد ہوتی ہے، مس یوز آف ایوری تھنگ، وقت کا ضیاع ہے، اور اگر شادی شدہ جوڑے میں سے ایک یا دونوں ہی ایسی گندگیوں کا شکار ہو جائیں تو تعلقات بگڑ جاتے ہیں۔ اسی طرح اجتماعی اثرات دیکھیے تو نسلوں کی ذہنی پسماندگی، آج چھوٹے چھوٹے بچے، ایون ڈے کیئرز میں بیٹھے بچے ایک دوسرے کو لو اور نہ جانے کس قسم کی حرکتوں کے میسج دے رہے ہوتے ہیں، یہ آنکھوں دیکھی باتیں ہیں۔ ترقی کرنے کے جذبے میں کمی، اب بچے پڑھتے ہی نہیں ہیں، وہ کہتے ہیں ہمیں کچھ نہیں بننا، بس ہمیں نفس چاہیے۔ خاندانی نظام میں بگاڑ، کہاں گھر بنیں گے اور کہاں شادیاں اور بچے ہوں گے، دیکھتے رہیے آپ ارد گرد۔ معاشرے میں فتنے اور فساد اٹھتے ہیں، بچوں میں خودکشی کا رجحان، ینگسٹرز میں خودکشی کے رجحان کی طرف اضافہ بہت بڑی وجہ یہ نیوڈیٹی ہے۔ جذبہ جہاد میں کمی اور امت کا زوال، منہ بولتی تصویر ہے آج کا مسلمان۔ آخرت میں کیا ہوگا کہ زنا گناہ کبیرہ ہے، زانی مرد اور عورت کو برزخ میں بھی سزا ملتی ہے، یہ صحیح روایات سے پتہ، شیطان کا راستہ اور جہنم میں لے جانے والا عمل ہے، اور اللہ تعالیٰ کی ناراضگی اور غضب کو بلانے والا کام ہے۔ اللہ تعالیٰ ہماری نسلوں کو بھی اس گندگی سے بچائے۔ اب اس کے بعد شان صدیقیت بیان کی جا رہی ہے۔ ابو بکر صدیق کی بیٹی پہ الزام لگا، آپ نے اس شخص کے لیے قسم کھا لی کہ جس نے یہ کام کیا میں تو اس کو اب کچھ بھی نہیں دوں گا، مستو نام تھا ان کا۔ تو اللہ تعالیٰ نے یہاں ایک بڑا خوبصورت کرائیٹیرین دیا کہ عام لوگوں کے لیے تو ٹھیک ہے، لیکن ولا یاتی الفضل منکم وسع، تم میں سے جو بزرگی اور کشادگی والے ہیں انہیں اپنے قرابت دار اور مسکین اور مہاجروں کو فی سبیل اللہ دینے سے قسم نہیں کھانی چاہیے، بلکہ معاف کر دینا اور درگزر کر لینا چاہیے۔ کیا تم نہیں چاہتے کہ اللہ تمہارے قصور معاف فرما دے؟ اللہ تعالیٰ قصوروں کو معاف فرمانے والا ہے۔ अला तुहिब्बून यग़फिर अल्लाहु लकुम। अबू बकर बोल उठे, अल्लाह नहनु नुहिब्बु, हम ये चाहते हैं। तो इससे क्या अमल है? अगर खुदा न खास्ता कभी आप पर या आपके किसी बच्चे बच्ची पर कोई झूठी तोहमत लगा चुका, अल्लाह के लिए उसको माफ़ कर दीजिए। जो लोग पाक दामन भोली भाली बाईमान औरतों पर तोहमत लगाते हैं, वो दुनिया आखरत में मलून है और इनके लिए बड़ा भारी अजाब है। तो अभी तक क्या सीखा? कि जानी मर्द और औरत की सजा की हद बंदी और उसका हुक्म अल्लाह की तरफ से है, इस पे कोई एतराज नहीं कर सकता। फिर फासिक पाक दामन औरतों पर तोहमत लगाते हैं, सुनी सुनाई बात पर यकीन नहीं करना चाहिए। और इसी तरह शैतान बदी और बेहयाई का हुक्म देता है, और इसके बरक्स सिद्दीकियत की शान क्या थी कि सिला रहमी करते रहें और अपने उस रिश्तेदार को महरूम ना करें। अब क्यामत के दिन क्या होगा ऐसे लोगों पे जो दूसरों पे बातें करते हैं, उनके स्कैंडल्स उछालते हैं, जबकि इनके मुकाबले में इनकी जुबानें और इनके हाथ पांव इनके अमाल की गवाही देंगे। इस दिन अल्लाह ताला इन्हें पूरा पूरा हक और इंसाफ के साथ देगा, और वो जान लेंगे कि अल्लाह ताला ही हक है और वो ही जाहिर करने वाला है। तो बात ये है, टेस्ट देखिएगा, अल खबीस लिल खबीसी नवल खबीसू नलिल खबीसात। खबीस औरतें खबीस मर्दों के लायक हैं, और खबीस मर्द खबीस औरतों के लायक हैं, और पाक औरतें पाक मर्दों के लायक हैं, और पाक मर्द पाक औरतों के लायक हैं। ऐसे पाक लोगों के मुतल्लिक जो कुछ बोहतान बाज कर रहे हैं, वो इनसे बिल्कुल बरी हैं। इनके लिए बख्शिश है और इज्जत वाली रोजी। तो रिश्ते करते वक्त याद रखिए इस कानून को, ये अल्लाह का कानून है। ना पाक औरतों को कभी पाक मर्दों के साथ नहीं ब्याहना, और इसी तरह अपोजिट भी है, क्योंकि पाक मर्द पाक औरतों के लिए होंगे। और इसी तरह से याद रखिए कि फहाशी की इशात ये एक साजिश है दुश्मनाने इस्लाम की तरफ से। किसी भी माशरे में अब इस गंदगी को कैसे रोका जाए? प्रिवेंशन, जैसे आइसोलेशन है ना आज के दौर में, कि कोरोना वायरस ना फैले, आइसोलेट कर दीजिए। तो अब जरा देखिए, ये है रहमानी और रब्बानी हिदायत, जब सूरत के आगे चलेंगे। यानी अभी तक हम जिना और उसकी चंद सजाएं देख चुके हैं, अब सूरत के एंड तक आप देखिएगा किन मुआशरों में फिर बदकारियां फहाशियां नहीं पनपती, जहां ये काम होंगे जिसका जिक्र अब आयत 27 से 34 में और उससे आगे भी देखते जाएंगे। या अय्युहल्लज़ीना आमनू, ऐ लोगों जो ईमान लाए हो, अपने घरों के सिवा और घरों में ना जाओ जब तक इजाजत न ले लो और वहां के रहने वालों को सलाम न कर लो। यही तुम्हारे लिए सरासर बेहतर है अगर तुम नसीहत हासिल करो। यानी बेरोक टोक रिश्तेदारों के दोस्तों के घरों में जाना जिना को आम करने के अंदर एक बहुत बड़ा जरिया है। आज भी देखिए कि लोगों ने मास्क पहन लिए, प्लास्टिक बैग्स में बंध गए, मजबूरियों में जिनको एक दूसरे के पास जाना पड़ता है, कितने प्रिकॉशंस लिए। तो चलिए फायदा हुआ ना आपके ही बकौल से ही। तो फिर क्या आप और मैं इस्लाम की इन प्रिकॉशंस और इस आइसोलेशन पे कोई बात कर सकते हैं? अब तो कोई इस पे बात नहीं कर सकता। अल्लाह ने तो वो मनवा ही दिया जो आज तक मुसलमान न मनवा सके, कि शेक हैंड नहीं करना किसी गैर औरत से और लिविंग टुगेदर दुरुस्त नहीं। आज देख लीजिए इन हालात में बड़े बड़े नाइट क्लब बंद हो गए। ये है अल्लाह की कुदरत। हम मुसलमान अगर अपने हिस्से का काम नहीं करेंगे, अल्लाह ताला अपना काम किसी और से ले लेगा, चाहे वो हकीर मखलूक ही क्यों ना हो। तो अहले ईमान के लिए तहजीब का दर्स है। अल्लाह सुबहाना तला हर मामले में खुद हमारी तहजीब और तरबियत फरमा रहे हैं। इसीलिए अब देखिए, किसी के घर में नहीं दाखिल हो सकते ना बगैर इजाजत के, तो किसी का फोन नहीं सुन सकते, खत नहीं पढ़ सकते, किसी के घर में या कमरे में झांक नहीं सकते, छुपकर बातें नहीं सुन सकते, घर के अंदर वालदैन के कमरे में बिला इजाजत बच्चे नहीं जा सकते, शादीशुदा भाई बहनों के कमरों में दाखिल होने से पहले इजाजत लेना जरूरी है। देवर भाभी की बेतकल्लुफियां नहीं चलेंगी अब। और इसी तरह इजाजत तलब करने का कानून जो हमें 1400 साल पहले सिखा दिया था, और इजाजत कैसे तलब करनी है? अबू दाऊद की रिवायत है 5174। एक शख्स अल्लाह के नबी के पास आया, और बास कहते हैं कि वो साथ भी नबी वक्कास थे, तो आपने देखा कि वो दरवाजे पर इजाजत तलब करने के लिए खड़े हुए हैं और उनका रुख दरवाजे के अंदर की तरफ है। तो आपने फरमाया, तुम्हें इस तरह खड़ा होना चाहिए या इस तरह, यानी दरवाजे से हटकर, क्योंकि इजाजत का मकसूद है नजर यही है। यानी अचानक घर वाला जब बाहर आए तो नजर ना पड़े, पहले दरवाजे भी नहीं थे पर्दे थे। मुराद ये कि इजाजत लेने का तरीका तक हमारा दीन हमें सिखा रहा है। कुछ ऐसे घर जहाँ कोई ना हो फिर क्या करे? फइल्लम तजिदुफी हादुन फइल्लम तजिदुफी हादन फला तदखुलू हा। अगर वहां तुम्हें कोई भी ना मिल सके तो फिर इजाजत मिले बगैर वापस आ जाओ। यानी तो फिर इजाजत मिले बगैर अंदर ना जाओ, और अगर तुमसे लौट जाने को कहा जाए तो तुम लौट ही जाओ। यही बात है तुम्हारे लिए पाकीज़ा, जो कुछ तुम कर रहे हो अल्लाह ताला खूब जानता है। साहबा कहते थे हम सारी जिंदगी ख्वाहिश करते रहे कि हम किसी के घर जाएं और अंदर से घर वाला ये कहे कि चले जाओ भी, और हम इस आयत पे अमल करते हुए चले जाएं। आज हमारा दीन का फहम क्या है? अल्लाह माफ करे, नाराज इतने हो फिर कभी जा ही ना, घर में थे और दरवाजा नहीं खोला। देखिए घर प्राइवेसी के लिए होता है, हर एक को अपनी इज्जत प्यारी है, हर वक्त हर जगह हर एक आपको फेस करने को तैयार नहीं होता। तो ये खूबसूरत मैनर्स है जो इस्लाम ने सिखाए। हाँ, गैर आबाद घरों में जहां तुम्हारा कोई फायदा या असबाब हो यानी सामान, तो जाने में तुम पर कोई गुनाह नहीं। मतलब कोई होटल है उसकी चाबी तुम्हें मिल गई, हॉस्पिटल है, कोई पब्लिक प्लेसेस है, तो वहां ये बात नहीं आएगी। तुम जो कुछ भी जाहिर करते और जो कुछ भी छुपाते हो अल्लाह ताला सब कुछ जानता है। मुसलमान मर्दों से कहो अपनी निगाहें नीची रखें और अपनी शर्मगाहों की हिफाजत रखें, यही इनके लिए पाकीजगी है। लोग जो कुछ करें अल्लाह ताला सबसे खबरदार है। नोट कीजिएगा, ये भी एक सद्दे जराए जिना है कि औरत मर्द के मिलने और बात करने की लिमिट्स मुकर्रर हो, पहले मर्दों की बात की गई। हम कहते हैं पर्दा तो औरत करेगी, हिजाब तो औरत का है, निकाब तो औरत करेगी, नहीं, सिर्फ एक हुक्म एक्स्ट्रा आएगा औरतों के लिए, मर्द का पर्दा उसकी निगाह का झुकना। छोटे छोटे बच्चों को इसकी आदत डालिए, जब निगाह झुक जाएगी तो फिर जिस्म में ऐसे कोई जज्बात भी नहीं उभरेंगे। अब औरतों की बात करके दोनों का तकाबुल देख लीजिएगा। वकुल लिल मोमिनात यगदुत्न मिन अबसारिहिन, आयत 31। मुसलमान औरतों से कहो वो भी अपनी निगाहें नीची रखें और अपनी इस्मत में फर्क ना आने दें और अपनी जीनत को जाहिर ना करें, सिवाय इसके जो जाहिर है, और अपने गिरेबानों पर अपनी ओढ़नियां डाले रखें और अपनी आराइश को किसी के सामने जाहिर ना करें, सिवाय अपने खाविंदों के या अपने वालिद के या अपने ससुर के या अपने लड़कों के या अपने खावन के बेटों के या अपने भाइयों के या अपने भतीजों के या अपने भांजों के या अपने मेलजोल की औरतों के या गुलामों के या ऐसे नौकर चाकर मर्दों के जो शहवत वाले न हों, या ऐसे बच्चों के जो औरतों की पर्दे की बातों से अभी मुत्तले नहीं, और इस तरह जोर जोर से पांव मार कर न चलें कि इनकी पोशीदा जीनत मालूम हो जाए। क्या इन बातों की तफसील की जरूरत है? बचपन से मैं और आप ये सब बातें सुनते हुए बड़े ना हुए क्या? हमारे नाना दादा ससुर बड़े बुजुर्ग वो किन बातों पे गुस्सा करते थे, क्या वो यही बातें नहीं है? ऐ मुसलमानों, तुम सब के सब अल्लाह की जनाब में तौबा करो ताकि तुम निजात पाओ। तो सवाल लिखिए, क्या हया सिर्फ औरतों के लिए? ऐसा नहीं है। पहले मर्द को निगाहें नीची रखने का हुक्म दिया, मर्द को सतर और हया की हिफाजत का हुक्म दिया। बचपन से लड़कों को तरबियत दीजिए, बहनों को भी आंखें खोल खोल कर देखे, 7-8 साल के बच्चे की निगाहें झुकी होंगी तो और भी प्यारा लगेगा, भोला लगेगा। इसी तरह जलवों के इस हजूम में लाजिम है एहतियात। पहली नजर माफ है, दूसरी नजर गुना, और जालिम कहते हैं कि पहली ही वापस नहीं आई। ये सब बेहुदा बातें हैं। क्या सीखा? जैसा किरदार वैसी रिफाकत। तैयब को तैयबा दीजिए, और अगर कोई गलत माहौल में चला गया तो किसी की नेक बेटी लाकर उसके आंसू लाने का जरिया न बने। फिर घर में दाखिल होने के आदाब सीखे। मोमिन मर्दों और मोमिन औरतों को मुख्तलिफ अहकामात मिले। मोमिन औरतों को अल्लाह का हुक्म है, ये मेरा आपका भी नहीं। देखिए यहाँ तो अल्लाह ने अपनी तरफ निस्बत की। नजर बचा के रखें, शर्मगाहों की हिफाजत करें, बन संवर कर बाहर न निकलें और उछल उछल कर पांव मारती न चलें। और जैसे मैंने पीछे सूरत अल आराफ के दौरान भी कहा था कि सूरत नूर में घर के महरमों के बीच में और गैर महरम जो भी आते हैं उनके लिए बात है, बिल्कुल ही घर से बाहर जाने की बातें हम सूरत अल अहज़ाब में पढ़ेंगे। तो घरों का माहौल अच्छा रखिए। आज बेटियां बापों के सामने किस हुलिया में आती है उसकी भी लिमिट्स रखिए। बेटों के सामने बहनें, आप बेटियां कैसे आती है, यानी भाई बहन का रिश्ता हर एक को देखिए। ये बहुत बड़ा मौजू है। आप इन आयतों की तफसीर सुन लीजिए, आपका एक एक कॉन्सेप्ट क्लियर होगा। और लिबास से हिजाब तक गालिबन एक टॉपिक है हमारे पास, एक पूरी बुक तो है ही, एक किताबुल लिबास, बहुत कुछ है जो इसके रिसोर्सेज आप लिंक पर डाल दीजिए। हमारे वो साथी जो इस पे मजीद सुनना चाहें वो फायदा उठा सकते हैं। अब दूसरा सद्दे जरा, आप कह लीजिए कि जिना का रास्ता रोकने वाला एक और तरीका कि लोगों के मत शादियां जल्दी कर दो। जिस माशरे में बेनिकाहे लोग हों, यानी जवान बच्चे हैं और अभी आप उनकी शादियां नहीं कर रहे, या वो मर चुकी औरतें जिनके साथी चले गए यानी बेवगी की सूरत में या तलाक की सूरत में, उनका दूसरा निकाह कर दो। तो सुनिएगा आयत 32 से, और आज ये बात भी आप में से बहुत सारे लोगों को अपने दिल की पुकार लगेगी। क्योंकि आज हमारे यहाँ निकाह मुश्किल से मुश्किल कर दिया गया और जिना को आसान कर दिया गया। वन के हुलयाम अमिनकुम, तुम में से जो मर्द औरत बेनिकाह हो इनका निकाह कर दो। किसको कहा जा रहा है? लड़के तो अपना कर ही लेंगे, लड़की के माँ बाप को भी कहा जा रहा है, और अपने नेक बख्त गुलाम लौंडियों का भी। अगर वो मुफलिस भी होंगे तो अल्लाह ताला इन्हें अपने फजल से गनी बना देगा। अल्लाह ताला कुशादगी वाला इल्म वाला है। ये क्यों कहा? हम कहते हैं भी लड़का पाँव पे नहीं खड़ा हुआ, वो तो बेचारा 2 साल का खड़ा हो गया था, अभी अब आप पता नहीं कौन से पाँव लगाना चाह रहे हैं। बेसाखियां हैं ये, पहले पढ़ाने में, फिर सेट होने में, फिर कमाने में, बच्चों को 25-30 साल का कर देते, पता नहीं कितनी दफा उनकी इज्जतें पमाल हो जाती हैं उससे पहले। तो सिर्फ अफोर्ड ना कर सकने के नाम पर बेटे की शादी ना रोके, क्या आप एक लड़की का खर्चा एक्स्ट्रा अपने घर में अफोर्ड नहीं कर सकते? तो निकाह में ताखीर माशरे में बढ़ती हुई अखलाकी बेराह रवी और हया से महरूमी का जरिया बनती है। अल्लाह ताला गरीब आदमी को भी निकाह की तलकीन फरमा रहे हैं। निकाह को आसान करके जिंदगियों को आसान बनाइए। मर्द और औरत का देर तक कुंवारा रहना अल्लाह को नापसंद है। निकाह में ताखीर आज फुहश को परवान चढ़ाने और बहुत सी बुराइयों के जन्म लेने का एक बहुत बड़ा फितना है। जात पात की कैद से ऊपर उठिए, मालो दौलत के बुतों को तोड़िए, रंगो रूप जैसे नजरियात को पांव के नीचे कुचल दीजिए, क्योंकि ये निकाह के रास्ते की रुकावटें हैं। आराम से, आसानी से, छोटी उम्रों में लोग शादियां करते थे अपने बच्चों की, कितना प्यारा था। देखिए, चूंकि माँ बाप ही सब कुछ कर रहे होते थे, वो लड़का भी दबता था, आने वाली बहू भी ससुराल की इज्जत करती थी, इसी तरह बातों ही बातों में सब सीख जाते थे। आज पहले इतना ज्यादा उनको खुद मुख्तार करते हैं, गाड़ियां घर अपने लेंगे, इसीलिए तो फिर लड़की दबती नहीं है मियाँ से, और मर्द जो है वो कवाम नहीं बनता। अल्लाह ताला ये सारी अफरात तफरीत से हमारे माशरों को पाक कर दे। और इन लोगों को पाक दामन रहना चाहिए जो अपना निकाह करने की कुदरत नहीं रखते, यानी अब माँ बाप कर नहीं रहे, या कोशिश करते हैं तो रिश्ता ही नहीं आ रहा, तो अब क्या करें? वो गलत चीजों में पड़ जाएं लड़के लड़कियां, चूंकि शादी नहीं है तो फिर हम क्या करें? नहीं, फिर वो रोजे रखें। हदीस में अल्लाह के नबी का ये मशवरा है, यहाँ तक कि अल्लाह ताला ने अपने फजल से मालदार बना दे, तुम्हारे गुलामों में से जो कुछ तुम्हें देकर आजादी की तहरीर करानी चाहें तो तुम ऐसी तहरीर इन्हें कर दिया करो अगर तुमको इनमें कोई भलाई नजर आती हो। आज चूंकि गुलामी नहीं इसलिए आप इस आयत को बेशक न समझें। और अल्लाह ताला ने जो माल तुम्हें दे रखा है इसमें से इन्हें भी दो। तुम्हारी जो लौंडियां पाक दामन रहना चाहती हैं इन्हें दुनिया की जिंदगी के फायदे की गरज से बदकारी पर मजबूर ना करो, और जो इन्हें मजबूर कर दे तो अल्लाह ताला इन पर जबर के बाद बख्श देने वाला और मेहरबानी करने वाला है। हमने तुम्हारी तरफ खुली और रोशन आयतें उतार दी, ये है सूरत नूर, रोशनियों वाली सूरत। और इन लोगों की कहानियां जो तुमसे पहले गुजर चुके हैं और परहेजगारों के लिए नसीहत है। तो सद्दे जराए यानी निकाह के सद्दे बाप के लिए अल्लाह ताला की अभी तक जो हिदायत देखी मर्दों के लिए क्या थी, और औरतों के लिए भी ऑफ कोर्स, घरों में इजाजत लेकर दाखिल हो, निगाहें नीची रखें, शर्मगाहों की हिफाजत करें। औरतों को कुछ एक्स्ट्रा चीजें भी दी गई, मसलन निगाहें नीची रखने के अलावा अपनी शर्मगाहों की हिफाजत करें। चूंकि औरत में फितरी तौर पर खूबसूरती है और उसके चेहरे, हाथ और उसके सीने में खूबसूरती है, तो अल्लाह ताला ने खास तौर पर जिस्म के उन हिस्सों को छुपाने का हुक्म दिया। तो जीनत का इजहार न करें, चाल पर तवज्जो दें, यानी ऐसी चाल न चलें कि जो दूसरे मर्दों के दिल के ऊपर उनकी एड़ियों के टुक 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 को लगा दे। दोनों अगर कमी पेशियां कर चुके हैं तो तौबा इस्तिग़फ़ार का हुक्म है, गलत तरफ जाने से बेहतर है कि उनके निकाह कर दीजिए। अब आगे रोशनियों वाली चीज, सूरत नूर में अल्लाह का तारुफ कि रोशनियां और नूर कहाँ से आते हैं। अल्लाह नूर समावाती वल अर्थ, खूबसूरत आयत है, आयत नूर भी कहते हैं इसको। अल्लाह जमीन और आसमान का नूर है, कैसे? अल्लाह नूर है आसमानों का और जमीन का, इसके नूर की मिसाल मिसल एक ताक के है जिस पर चिराग हो और चिराग शीशे की तरह कंदील में हो और शीशा मिसल चमकते हुए रोशन सितारे के हो। वो चिराग एक बाबरकत दरख्त यानी जैतून के तेल से जलाया जाता हो, जो दरख्त ना मशरकी है ना मगरबी, खुद वो तेल करीब है कि आप ही रोशनी देने लगे अगर जिसे आग भी ना छुए। नूर पर नूर, नूरो नला नूर। अल्लाह ताला अपने नूर की तरफ रहनुमाई करता है जिसे चाहे। लोगों को समझाने के लिए ये मिसालें अल्लाह ताला बयान फरमा रहा है, और अल्लाह ताला हर चीज के हाल से बखूबी वाकिफ है। तो ये अल्लाह का नूर बंदा मोमिन के दिल में समाता है। क्या पता चला कि जब दिल में अल्लाह की मार्फत आ जाती है ना, तो उन अहकामात को सुनकर दिल तंग नहीं होता बल्कि दिल खुलने लगता है। अब ये नूर वाले लोग हैं किधर? मस्जिदों के जिक्र आगे, इन घरों में जिनके बुलंद करने और जिनमें अपने नाम की याद का अल्लाह ने हुक्म दिया है, वहां सुबह शाम अल्लाह तला की तस्बीह बयान करते हैं। ऐसे लोग जिन्हें तिजारत और खरीदो फरोख्त अल्लाह के जिक्र से اور نماز قائم کرنے اور زکوٰۃ ادا کرنے سے غافل نہیں کرتی. اللہ ہمارے بیٹوں کو اور بھائیوں کو مردوں کو ایسا ہی بنا دے. اس دن سے ڈرتے ہیں جس دن بہت سے دل اور بہت سی آنکھیں الٹ پلٹ ہو جائیں گی تو فحش کے فتنے سے دور مومن لوگ کہاں ہوتے ہیں, مسجدوں میں پائے جاتے ہیں. اللہ ہمارے بچوں کو مسجدوں کا نمازی بنا دے. اللہ کی یاد میں صبح و شام تسبیح کرتے ہیں, نماز قائم کرتے اور زکوٰۃ دیتے ہیں, یوم آخرت سے ڈرتے ہیں, تجارت اور کاروبار انہیں غفلت میں نہیں ڈالتے. اللہ ہمارے مردوں کی پرائرٹیز کو بدل دے اس ارادے سے کہ اللہ انہیں ان کے اعمال کا بہترین بدلہ دے, بلکہ اپنے فضل سے کچھ اور زیادتی بھی عطا فرمائے. اللہ تعالیٰ جس طرح چاہے بے شمار روزیاں دیتا ہے, یعنی جس کو چاہے روزی بڑھا کر دیتا ہے. پہلے نور کی بات تھی, اب اندھیروں کی بات ہے. کافر کا دل کیسا ہے اور کافر کے اعمال کفر کے ساتھ کس طرح اللہ کے ہاں ہوں گے دیکھے گا. اور کفار کے اعمال مثل اس چمکتی ہوئی ریت کے ہیں جو چٹیل میدان میں ہو, جسے پیاسا شخص دور سے پانی سمجھتا ہے لیکن جب اس کے پاس پہنچتا ہے تو اسے کچھ بھی نہیں پاتا. ہاں اللہ تعالیٰ کو اپنے پاس پاتا ہے جو اس کا حساب پورا پورا چکا دیتا ہے. اللہ تعالیٰ بہت جلد حساب کر دینے والا ہے. یا مثل ان اندھیروں کے ہے جو نہایت گہرے سمندر کی تہ میں ہوں, جسے اوپر تلے کی موجوں نے ڈھانپ رکھا ہو, پھر اوپر سے بادل چھائے ہوئے ہوں. الغرض اندھیریاں ہیں جو اوپر تلے پے در پے ہیں, جب اپنا ہاتھ نکالے تو اسے بھی قریب ہے کہ نہ دیکھ سکے. اور بات یہ ہے کہ جسے اللہ ہی نور نہ دے اس کے پاس کوئی روشنی نہیں ہوتی. اللہ نور سے خالی دلوں کو نورانی کر دے اور تیرے دین اور اسلام کا نور اس میں بھر دے. اب کائنات سے کچھ مثالیں ہیں سورت کے آخر تک, جس میں مینجمنٹ سکلز ہیں کہ یہ نور پھیلانا ہے تو ٹیم ورک کرنا پڑے گا. کیا آپ نے نہیں دیکھا کہ آسمانوں اور زمین کی کچھ مخلوق اور پر پھیلائے اڑنے والے کل پرندے اللہ کی تسبیح میں مشغول ہیں, ہر ایک کی نماز اور تسبیح سے معلوم ہے. آج مسلمان خود سے پوچھے, مجھے نماز کا صحیح طریقہ بھی آتا ہے؟ لوگ جو کچھ کریں اسے اللہ تعالیٰ بخوبی واقف ہے. زمین و آسمان کی بادشاہت اللہ ہی کی ہے اور اللہ تعالیٰ ہی کی طرف لوٹنا ہے. سوچئے اس لوٹنے کو, کیا دن ہوگا جب اللہ تعالیٰ کا سامنا کریں گے. کیا آپ نے انہیں نہیں دیکھا کہ اللہ تعالیٰ باطلوں کو چلاتا ہے, پھر انہیں ملاتا ہے, پھر انہیں تہ بتہ کر دیتا ہے, پھر آپ دیکھتے ہیں کہ ان کے درمیان سے میم برستا ہے, وہی آسمانوں کی جانب اولوں کے پہاڑ میں سے اولے برساتا ہے, پھر جنہیں چاہے ان کے پاس انہیں برسائے اور جن سے چاہے ان سے انہیں ہٹا دے. بادل ہی سے نکلنے والی بجلی کی چمک ایسی ہوتی ہے گویا آپ آنکھوں کی روشنی لے چلی. بادل کیسے سمندروں سے پانی اٹھا کر پھرتا پھرتا ادھر سے ادھر اکٹھا ہوتا ہے, پھر انسانیت کو بارش دیتا ہے. یاد رکھیے علم کا کام بھی ایسے ہی ہوتا ہے. ایک دن میں یہ وحی الہی کا نور دل میں نہیں آتا, قطرہ قطرہ کریں گے انشاءاللہ دل دھلیں گے. اللہ تعالیٰ ہی دن اور رات کو رد و بدل کرتا رہتا ہے. آنکھوں والوں کے لیے تو اس میں بڑی بڑی عبرتیں ہیں. تمام کے تمام چلنے پھرنے والے جانداروں کو اللہ ہی نے پانی سے پیدا کیا. دوسری بار اس بارے میں یہ ذکر ہے کہ ہر چیز پانی سے بنی ہے. ان میں سے بعض تو اپنے پیٹ کے بل چلتے ہیں, بعض دو پاؤں پر چلتے ہیں, بعض چار پاؤں پر. سب کو پتا کس کا ذکر ہے. یعنی انسان ایسا ہے کہ جب اپنی زندگی میں پہلے پیٹ پہ کرال کرتا ہے, پھر آپ دیکھیں چاروں یعنی ہاتھ پاؤں رکھ کے رینگتا ہے, اور پھر دو پاؤں پہ چلتا ہے. کیا بھاگتا ہے؟ یہ اللہ کی قدرت کی باتیں ہیں. اللہ تعالیٰ جو چاہتا ہے پیدا کرتا ہے. بے شک اللہ تعالیٰ ہر چیز پر قادر ہے. بلا شبہ ہم نے روشن اور واضح آیتیں اتار دی ہیں. اللہ تعالیٰ جسے چاہے سیدھی راہ دکھا دیتا ہے. اور کہتے ہیں ہم اللہ تعالیٰ پر اور رسول پر ایمان لائے اور فرما بردار ہوئے. یہاں تک تو ٹھیک ہے, دعا کر لیں اللہ ہمیں اسی کی توفیق دے. سورت نور اور اس سے پیچھے ابھی تک جو کچھ پڑا ہے اس کو سن کر ماننے والے بن جائیں. لیکن پھر ان میں سے ایک فرقہ اس کے بعد بھی پھر جاتا ہے, یہ ایمان والے ہی نہیں, یعنی نفاق آتا ہے. دل بڑا چاہتا ہے ان چیزوں پہ عمل کریں, بعد میں پھر پریشر میں آ کے چھوڑ دیتے ہیں. جب یہ اس بات کی طرح بلائے جاتے ہیں کہ اللہ اور اس کا رسول ان کے جھگڑے چکا دے, تو بھی ان کی ایک جماعت منہ موڑنے والی بن جاتی ہے. ہاں اگر انہیں کو حق پہنچتا تو متیو فرما بردار ہو کر اس کی طرف چلے آتے ہیں. فائدوں کے حریص ہیں منافق. کیا ان کے دلوں میں بیماری ہے, یا یہ شک و شبہ میں پڑے ہوئے ہیں, یا انہیں اس بات کا ڈر ہے کہ اللہ تعالیٰ اور اس کا رسول ان کی حق تلفی نہ کریں. یعنی ہم اللہ اور اس کے رسول کے حکموں پہ چلیں گے تو ہماری زندگی خراب ہو جائے گی, پھر ترقی نہیں کریں گے, پھر بیٹیوں کے رشتے کیسے ہوں گے, یہ سوچے آنے لگے. بات یہ کہ یہ لوگ خود ہی بڑے ظالم ہیں. ایمان والوں کا قول تو یہ ہے. اب یہ آپ جیسے خوبصورت لوگوں کی بات جو قرآن سنتے ہوئے ساتھ ساتھ تڑپ تڑپ کے دعائیں مانگ رہے ہیں کہ اللہ بس اب تو ہمیں عمل کرنا ہے, अब इससे ज्यादा हम तुझे नाराज नहीं कर सकते। तो इन्नमा काना कौल, ईमान वालों का कौल यह है कि जब इन्हें इसलिए बुलाया जाता है कि अल्लाह और इसके रसूल इनमें फैसला कर दें, तो वो कहते हैं कि हमने सुना और मान लिया। अल्लाह करे यही आवाज़ हमारे दिल से भी आए और हमारी जुबानें भी यही बोलें। यही लोग कामयाब होने वाले हैं। दुआ कर लें अपने लिए जल्दी से कि अल्लाह हमें ऐसे कामयाब लोगों में शामिल फरमा अपनी नस्लों के साथ, जो भी अल्लाह ताला और उसके रसूल की फरमा बरदारी करें, खौफ इलाही रखें और इसके अजाबों से डरते रहें, वही निजात पाने वाले हैं। बड़ी पुख्तगी के साथ अल्लाह ताला की कसमें खा खा कर कहते हैं कि आपका हुक्म होते ही निकल खड़े होंगे। जहाँ लफ्ज कसम आए ना, समझ लीजिए आगे या मुनाफिक की बात होगी या मुनकिर की। कह दीजिए कि बस कसमें ना खाओ, तुम्हारी इताअत की हकीकत खूब मालूम है, जो कुछ तुम कर रहे हो अल्लाह ताला इससे बाखबर है। कह दीजिए कि अल्लाह का हुक्म मानो, यानी करके दिखाओ, रसूल की इताअत करो। फिर भी अगर तुमने रूगरदानी की यानी मुंह फेरा, तो रसूल के जिम्मे तो सिर्फ वही है जो इस पर लाजिम किया गया और तुम पर इसकी जवाबदेही है जो तुम पर रखा गया। हिदायत तो तुम्हें उसी वक्त मिलेगी जब रसूल की मातहती करोगे। आज के मुसलमान के लिए सोचने का नुक्ता है ये। हम कामयाबियों के लिए अल्लाह रसूल के हुक्मों को पीछे डाल देते हैं, हालांकि कामयाबी इनको बांधने में थी। सुनो, रसूल के जिम्मे तो सिर्फ साफ तौर पर पहुंचा देना है। तुम में से इन लोगों से जो ईमान लाए, हर नेक अमाल किए हैं, अल्लाह ताला वादा फरमा चुका है कि इन्हें जरूर जमीन में खलीफा बनाएगा, जैसे कि इन लोगों को खलीफा बनाया था जो इनसे पहले थे, और यकीनन इनके लिए इनके दीन को मजबूती के साथ मुहकम करके जमा देगा, जिसे इनके लिए वो पसंद फरमा चुका। आज बिल्कुल इसके लिए ग्राउंड प्रिपेयर्ड है कि इस्लाम को दुनिया में अल्लाह गालिब करेगा और इनके इस खौफो खतर को अमन और अमान से बदल देगा। वो मेरी इबादत करेंगे, मेरे साथ किसी को भी शरीक ना ठहराएंगे। इसके बाद भी जो लोग नाशुक्री और कुफर करें, वो यकीनन फासिक हैं, और अल्लाह ताला हमें फासिक बनने से बचाए। क्या करें फिर? वाकीमुस्सलातवातुज़्ज़कातवातीउर्रसूललअल्लकुमतुरहमून, पूरी सूरत में देखिए अतीउल्लाह और अतीउर्रसूल की बातें हैं। नमाज की पाबंदी करो और ज़कात अदा करो। यहाँ तक तो अल्हम्दुलिल्लाह बहुत सारे करते हैं, लेकिन अगली बात में गड़बड़ है, और वो क्या? और अल्लाह ताला के रसूल की फरमा बरदारी में लगे रहो ताकि तुम पर रहम किया जाए। ये ख्याल आप कभी न करना कि मुनकिर लोग जमीन में इधर उधर भाग कर हमें हरा देने वाले हैं। इनका असली ठिकाना तो जहन्नुम है, जो यकीनन बहुत ही बुरा ठिकाना है। तो क्या खूबसूरत वादा है आयत 56 में सालेह मोमिनीन से अल्लाह का, कि जमीन में खिलाफत भी मिलेगी, खौफ को अमन में भी अल्लाह बदल देगा। शरायतें कुछ, पहली शर्त के कि अल्लाह की इबादत करें, शिर्क से परहेज करें, ये मुल्की सतह पे भी और अफराद की हद पे भी यही कानून है अल्लाह का। नमाज कायम करें, जक़ात दें और रसूल सल्लल्लाहु अलैहि वसल्लम की इताअत करें। आप अपने घर में ये निज़ाम नाफिज कर लीजिए, देखिए क्या खूबसूरत घर बनेगा आपका। दोबारा कुछ ऐसे अहकाम जिसका जिक्र सूरत के आगाज में था, या अय्युहल्लज़ीना आमनू, ऐ ईमान वालो, तुमसे तुम्हारी मलकियत के गुलामों को और इन्हें भी जो तुम में से बलूगत को ना पहुंचे हो, अपने आने की 3 वक्तों में इजाजत हासिल करनी जरूरी है, ताकि माँ बाप के साथ बच्चों का ताल्लुक फ्लूट ना हो। अल्लाह इस रिश्ते में तकद्दुस रखना चाहते हैं, तो घर के बच्चों को ये मैनर सिखाने हैं कि माँ बाप के कमरे में भी आने से पहले इजाजत लेंगे। नमाज फजर से पहले और जोहर के वक्त, जबकि तुम कपड़े हल्के कर लेते हो, और ईशा की नमाज के बाद, ये तीनों वक्त तुम्हारी खलवत यानी पर्दे के हैं। इन वक्तों के माँ सिवा न तुम पर कोई गुनाह है न उन पर। तुम सब आपस में एक दूसरे के पास बकसरत आने जाने वाले हो। अल्लाह ताला इसी तरह खोल खोल कर अपने काम तुमसे बयान फरमा रहा है। अल्लाह ताला पूरा इल्म और कामिल हिकमत वाला है। ये है नूर देने वाले अहकाम। और तुम्हारे बच्चे भी जब बलूगत को पहुंच जाए, प्यूबर्टी, तो जिस तरह इनके अगले लोग इजाजत मांगते हैं, इन्हें भी इजाजत मांग कर आना चाहिए। अल्लाह ताला तुमसे इसी तरह अपनी आयतें बयान फरमाता है। अल्लाह ताला ही इल्म व हिकमत वाला है। तो बचपन से मैनर्ड बनाइए अपने बच्चों को, बहुत सारे फितने यहीं दब जाएंगे। तो वालदैन को बच्चों के फितनों से दूर रखने के लिए कुछ करना है। पहली बात है कि माँ बाप खुद रोल मॉडल बने, घर में कोई ऐसी हरकत ना करें कि मासूम जहनों के पे नक्श हो जाए। कमरे में दाखिल होने से पहले इजाजत मांगने की तरबियत दीजिए बाकायदा। बच्चों को टाइम दीजिए ताकि उनको आपके पास बार बार आना ही ना पड़े। बच्चों के दोस्तों और उनके मशागिल पर नजर रखिए। हलाल रिज्क खिलाइए इन मासूम जानों को। इस्लामी शौर के मुताबिक तरबियत करें। फुखश फिल्मों, रिसालों, वेबसाइट्स पर इनकी रसाई को नामुमकिन बनाएं, और साथ ही साथ दुआएं मांगते रहें कि रब्बना हबलना من أزواجنا وذرياتنا قرة أعين واجعلنا للمتقين إماما. ایک اور شعبہ جس کا اب ذکر آ رہا ہے کہ جس میں پھر دوبارہ وہی زنا اور اس کی قربات کا ذکر ہے، وہ ہے بڑی عمر کی خواتین. وہ کس حال حلیے میں آئیں؟ بڑی بوڑھی عورتیں جنہیں نکاح کی امید اور خواہش ہی نہ رہی ہو، وہ اگر اپنے باہر کے موٹے کپڑے یعنی عبایا، سکارف، موٹی چادر اتار رکھیں تو ان پر کوئی گناہ نہیں، بشرطے کہ وہ اپنا بناؤ سنگھار ظاہر کرنے والیاں نہ ہوں، یعنی بڈھی مائی. اب یہ نہیں کہ آپ آف وائٹ کلر کے کپڑے پہن کر، پلس کی جیولری پہن کر، لپسٹکس لگا کر جا رہے ہیں، پھر کہتے ہیں اب میں پردہ کیوں کروں. کیوں بھائی، وہاں بڑی عمر کے بابا جی بھی تو ہو سکتے ہیں نا. تو یاد رکھیے، کچھ اور دروازہ نہ رکھیے. اور دیکھیے، بڑی عمر میں کون سی عورت حجاب اور نقاب کی پابندیاں ہلکی کرے گی جو جوانی میں کرتی تھی؟ سیدھی سی بات ہے. تاہم اگر ان سے بھی احتیاط رکھے تو ان کے لیے بہت افضل ہے، اور اللہ تعالیٰ سنتا اور جانتا ہے. اندھے پر، لنگڑے پر، بیمار پر اور خود تم پر مطلقاً کوئی حرج نہیں کہ تم اپنے گھروں سے کھا لو، یا اپنے باپوں کے گھروں سے، یا اپنی ماؤں کے گھروں سے، یا اپنے بھائیوں کے گھروں سے، یا اپنی بہنوں کے گھروں سے، یا اپنے چچاؤں کے گھروں سے، یا اپنی پھوپھیوں کے گھروں، یا اپنے ماموؤں کے گھروں سے، یا اپنی خالاؤں کے گھروں سے، یا ان گھروں سے جن کی چابیوں کے تم مالک ہو. یہ ہے کنشپ. اتنے پیارے رشتوں کے نام قرآن میں آگئے، ہم کہتے لو ان کے نام کیوں کریں، یہ تو ایسے ہی ہیں. تو رشتے داریوں کو جوڑیے، ایک دوسرے کے گھر سے بلا تکلف کھایا جا سکتا ہے، یا اپنے دوستوں کے گھروں سے. تم پر اس میں بھی کوئی گناہ نہیں کہ تم سب بیٹھ کر کھانا کھاؤ یا الگ الگ، بس جب تم گھروں میں جانے لگو تو اپنے گھر والوں کو سلام کیا کرو. دعائے خیر ہے جو بابرکت اور پاکیزہ ہے، اللہ تعالیٰ کی طرف سے نازل شدہ. یوں ہی اللہ تعالیٰ کھول کھول کر تم سے اپنے احکام بیان فرما رہا ہے تاکہ تم سمجھ لو. ایمان والے تو وہی ہیں جو اللہ تعالیٰ پر اور اس کے رسول پر یقین رکھتے ہیں. جب ایسے معاملے میں جن میں لوگوں کے جمع ہونے کی ضرورت ہوتی ہے نبی کے ساتھ ہوتے ہیں، تو جب تک آپ سے اجازت نہ لیں کہیں نہیں جاتے، مینجمنٹ کو فالو کرتے ہیں، رولز کو اوبے کرتے ہیں ایمان والے، اور خاص طور پہ اجتماعی کام، اور وہ بھی جب دین کے نام پہ ہوں. جو لوگ ایسے موقع پر آپ سے اجازت لے لیتے ہیں، حقیقت میں یہی ہیں جو اللہ تعالیٰ پر اور اس کے رسول پر ایمان لا چکے. پس جب ایسے لوگ آپ سے اپنے کسی کام کے لیے اجازت طلب کریں، تو آپ ان میں سے جسے چاہے اجازت دے دیں، اور ان کے لیے اللہ تعالیٰ سے بخشش مانگے، یعنی اس نیکی میں شامل نہیں ہو سکے تو ان کا گناہ معاف کر دے. بے شک اللہ تعالیٰ بخشنے والا مہربان ہے. اور اب عام لوگوں کو، مجھ آپ کو کہا جا رہا ہے، تم اللہ تعالیٰ کے نبی کے بلانے کو ایسا بلاوا نہ کر لو جیسا کہ آپس میں ایک دوسرے سے ہوتا ہے، یعنی سیریس لو میٹنگ کا میسج تمہارے لیے، ہر ایک کو تو اس کی اجازت نہیں ہے. تو جب مینجمنٹ کے نام پر تمہیں کچھ انسٹرکشنز دی جائیں، کالز دی جائیں، تو پیٹ پہ پتھر باندھ کے بھی آ جاؤ. یہ سکھایا میرے آپ کے نبی نے. تم میں سے انہیں اللہ خوب جانتا ہے جو نظر بچا کر چپکے سے سرک جاتے ہیں. سنو، جو لوگ حکم رسول کی مخالفت کرتے ہیں، انہیں ڈرتے رہنا چاہیے کہ کہیں ان پر کوئی زبردست آفت نہ پڑے یا انہیں دردناک عذاب نہ پہنچے. سوچئے کہ میں اجتماعی ذمہ داریاں اسی درد سے پوری کرتی ہوں جیسے اپنے بچوں کے کام کرتی ہوں. جب چند لوگ بھی رولز کو نہیں مانتے تو اسی کا نقصان ہوتا ہے، باقی سب مان رہے ہوتے ہیں. غلطی میں شاید ایک سی ہوتی ہے کیونکہ وہ اس وقت موجود ہی نہیں ہوتے. تو ان چیزوں کو جتنا سیریس لیں گے اللہ آپ سے اتنا بڑا کام لے گا. آگاہ ہو جاؤ کہ آسمان و زمین میں جو کچھ ہے سب اللہ تعالیٰ کا ہے. جس روش پر تم ہو اسے وہ بخوبی جانتا ہے، اور جس دن یہ سب اس کی طرف لوٹائے جائیں گے، اس دن ان کو ان کے کیے سے وہ خبردار کر دے گا. اللہ تعالیٰ سب کچھ جاننے والا ہے. تو یہ ہے روشنیاں پھیلاتی ہوئی سورت. کیا کچھ سیکھا، خاص طور پہ آخری حصے میں؟ عمر رسیدہ خواتین کے لیے پردے میں رعایت ہے. کن کن کے گھروں سے کھایا جا سکتا ہے؟ اپنی خالاؤں پھوپھیوں کو بتائیے. گھر میں داخل ہوں تو سلام کیا کریں، ہائے بائے نہیں. رسول اللہ صلی اللہ علیہ وسلم کے حکم کی نافرمانی کرنے والے فتنوں کا شکار ہو جاتے ہیں، اور انسان کے اعمال سے اللہ تعالیٰ خوب باخبر ہے. اور اب پارے کے آخر میں چند آیتیں سورت فرقان کی ہیں. پیچھے نور ہے. جب زندگی میں نور آتا ہے نا، تو فرقان بھی آئے گا. کیوں؟ فرقان حق اور باطل کا فرق ہے. لائٹ چلے گی تو سانپ اور رسی کا فرق تو پتہ چلے گا. ترتیب کے اعتبار سے 25 اور آیات کے اعتبار سے 77 آیات ہیں اس صورت میں. آئیے دیکھتے ہیں روشنی اور اندھیروں کا تقابل ہے اس صورت میں. بسم اللہ الرحمن الرحیم. تبارک الذی نزل الفرقان علی عبدہ لیکون للعالمین نذیرا. بہت بابرکت ہے وہ اللہ تعالیٰ جس نے اپنے بندے پر فرقان اتارا تاکہ وہ تمام لوگوں کے لیے آگاہ کرنے والا بن جائے. اسی اللہ کی سلطنت آسمانوں اور زمین کی، اور وہ کوئی اولاد نہیں رکھتا، نہ اس کی سلطنت میں کوئی ساتھی ہے، اور ہر چیز کو اسی نے پیدا کر کے ایک مناسب اندازہ ٹھہرا دیا۔ ہر چیز کائنات میں بہت حساب سے ہے۔ ان لوگوں نے اللہ کے سوا جنہیں اپنے معبود ٹھہرا رکھے ہیں، وہ کسی چیز کو پیدا کر نہیں سکتے، بلکہ وہ خود پیدا کیے جاتے ہیں۔ یہ تو اپنی جان کے نفع اور نقصان کا بھی اختیار نہیں رکھتے، اور نہ موت و حیات کے، اور نہ دوبارہ جی اٹھنے کے وہ مالک ہیں، پھر بھی لوگ دیکھے شرک کرتے ہیں۔ اور کافروں نے کہا، یہ تو بس خود اسی کا گھڑا گھڑایا جھوٹ ہے، جس پر اور لوگوں نے بھی اس کی مدد کی ہے۔ نعوذ باللہ، الزام تراشی آپ پہ۔ دراصل یہ کافر بڑے ہی ظالم اور سر تا سر جھوٹ کے مرتکب ہوئے ہیں، اور یہ بھی کہا کہ یہ تو اگلوں کے افسانے ہیں جو اس نے لکھا رکھے ہیں، بس وہی صبح و شام اس کے سامنے پڑھے جاتے ہیں۔ کہہ دیجئے کہ اسے تو اس کے اللہ نے اتارا ہے، جو آسمان اور زمین کی تمام پوشیدہ چیزوں کو اور باتوں کو جانتا ہے، بے شک وہ بڑا ہی بخشنے والا مہربان ہے۔ اور انہوں نے کہا، یہ کیسا رسول ہے کہ کھانا کھاتا ہے اور بازاروں میں چلتا پھرتا ہے؟ لوگ ہمیشہ چاہتے ہیں کہ دین دار ان چیزوں سے اوپر اٹھ جائے، حالانکہ انسان ہونے کے ناطے یہ سب کرنا جائز ہے، بلکہ عبادت ہے۔ اس کے پاس کوئی فرشتہ کیوں نہیں بھیجا جاتا کہ وہ بھی اس کے ساتھ ہو کر ڈرانے والا بن جاتا؟ فرمائشی پروگرام جو پیچھے صورت بنی اسرائیل میں تفصیل سے دیکھا ہے ہم لوگ، یا اس کے پاس کوئی خزانہ ہی ڈال دیا جاتا، یا اس کا کوئی باغ ہی ہوتا جس میں سے یہ کھاتا۔ اور ان ظالموں نے کہا، تمہیں کیسے آدمی کے پیچھے ہو لیے جس پر جادو کر دیا گیا؟ دیکھیے اتنے الزام کیا میں اور آپ دین کے لیے سن سکتے تھے جو اللہ کے نبی نے سے ہے؟ خیال تو کیجئے کہ یہ لوگ آپ کی بنسبت کیسی کیسی باتیں بناتے ہیں، بس جس سے خود ہی بہک رہے ہیں اور کسی طرح راہ پر آ نہیں سکتے۔ تو یہ تو باتیں غلط کہتے ہیں، سن لیں۔ تبارک الذی، اللہ تعالیٰ ایسا ببرکت ہے کہ اگر چاہے تو آپ کو بہت سے ایسے باغات عنایت فرما دے جو ان کے کہے ہوئے باغ سے بہت ہی بہتر ہو، جس کے نیچے نہریں لہریں لے رہی ہوں، اور آپ کو بہت سے پختہ محل بھی دے دے۔ یعنی اللہ کے نبی کی جھونپڑی پہ باتیں کرنے والے یہ بات سن لیں۔ بات یہ کہ یہ لوگ قیامت کو جھوٹ سمجھتے ہیں، اور قیامت کے جھٹلانے والوں کے لیے ہم نے بھڑکتی ہوئی آگ تیار کر رکھی ہے۔ جب وہ انہیں دور سے دیکھے گی تو یہ اس کا غصے سے بفرنا اور دھاڑنا سنیں گے، جب یہ جہنم کی کسی تنگ جگہ میں مشکیں کس کر پھینک دیے جائیں گے، تو وہاں اپنے لیے موت ہی موت پکاریں گے۔ ان سے کہا جائے گا، آج ایک ہی موت نہ پکارو، بلکہ بہت سی اموات کو پکارو۔ مطلب یہ کہ موت کوئی نہیں آنی، مر کے بھی نہ چین پایا تو کدھر جائیں گے؟ آپ کہہ دیجئے کہ یہ بہتر ہے یا وہ ہمیشگی والی جنت جس کا وعدہ پرہیزگاروں سے کیا گیا، جو ان کا بدلہ ہے اور ان کے لوٹنے کی اصلی جگہ ہے؟ وہ جو چاہیں گے ان کے لیے وہاں موجود ہوگا، ہمیشہ رہنے والے۔ یہ تو آپ کے رب کے ذمے وعدہ ہے جو قابل طلب ہے۔ اور جس دن اللہ تعالیٰ انہیں اور سوائے اللہ کے جنہیں یہ پوچھتے رہے انہیں جمع کر کے پوچھے گا، کیا میرے ان بندوں کو تم نے گمراہ کیا یا یہ خود ہی راہ سے گم ہو گئے؟ وہ جواب دیں گے، تو پاک ذات ہے، ہمیں خود ہی یہ زیبا نہ تھا، یعنی لائق نہ تھا کہ تیرے سوا اوروں کو اپنا کارساز بناتے۔ بات یہ ہے کہ تو نے انہیں اور ان کے باپ داداؤں کو دولت دی، یعنی آسودگیاں عطا فرمائیں، یہاں تک کہ وہ نصیحت بھلا بیٹھے۔ تو دولت بری نہیں، لیکن اس کے بعد یہ نصیحت نہ سننے کا جو مزاج ہے یہ برا ہے۔ یہ لوگ تھے ہی ہلاک ہونے والے۔ تو انہوں نے تمہیں تمہاری باتوں میں جھٹلایا، اب نہ تو تم میں عذابوں کے پھیرنے کی طاقت ہے نہ مدد کرنے کی، تم میں سے جس نے ظلم کیا ہم اسے بڑا عذاب چکھائیں گے۔ ہم نے آپ سے پہلے جتنے رسول بھیجے سب کے سب کھانا کھاتے تھے اور بازاروں میں بھی چلتے پھرتے تھے، دین میں کوئی رہبانیت نہیں ہے، اور ہم نے تم میں سے ہر ایک کو دوسرے کی آزمائش کا ذریعہ بنا دیا، کیا تم صبر کرو گے؟ تیرا رب سب کچھ دیکھنے والا ہے۔ تو حقیقت ہے کہ ہم انسان ایک دوسرے کی آزمائش ہیں۔ تو یہ تھا پارہ نمبر 18۔ آخری آیات میں کیا سیکھا؟ قرآن تمام جہان والوں کے لیے ہے۔ باطل معبود نہ نفع دے سکتے ہیں نہ نقصان۔ نبی صلی اللہ علیہ وسلم پر اعتراضات کھڑتے تھے، اگر دنیا کا مال اللہ کی یاد سے غافل کر دے تو فتنہ ہے ورنہ رحمت ہے، اور انسان انسانوں کے ذریعے آزمایا جاتا ہے۔ وَجَعَلْنَا بَعْدَكُمْ لِبَعْدٍ فِتْنَةً، تو بعض انسان باقی فتنہ ہے، ہمیں صبر کرنا ہے، اس بات کا یقین کرنا ہے کہ اللہ دیکھ رہا ہے۔ کبھی کوئی رشتہ دکھ دے یا کسی رشتے میں دکھ ملے تو کہہ دیجئے یہ تو ہوگا اور اللہ مجھے اجر دے گا۔ چند جیمز جو پارے میں سے جمع کیے، تھیم تھا حیا سے محرومی کا فتنہ۔ شروع میں مومنین کی خصوصیات دیکھی، پھر مقصد حیات اور دو بڑے سوال، افحسبتم انما خلقناکم عبثا وانکم الینا لا ترجعون، سورۃ مومنون کے آخر میں۔ پھر سورت نور سے معاشرے کی تدخیر یعنی پاکیزگی کے قوانین دیکھے، نکاح کو آسان بنانے کی باتیں ہوئیں، اللہ نور السماواتی والارض کی بات ہوئی، اور فحاشی کو کبیرہ گناہ کے طور پر پیش کیا گیا۔ چند سلیوشنز اس فتنے سے بچنے کے، پہلی بات ہے کہ فحاشی اور حیا سے محرومی کے فتنے کا ادراک کرتے ہوئے اس کی سنگینی اور اثرات کو عام کرنا، یعنی ونیر اتاریے اوپر سے برائی کا، اندر سے اس کی حقیقت دکھا دیں، لوگ خود ہی ان چیزوں سے دور ہو جائیں گے۔ نکاح کو آسان کرنا ہے، اور زنا کو مشکل کرنے کے لیے زنا کے سدے باب کے تمام اصولوں اور طریقوں پر عمل کرنا ہے۔ قوموں کی تباہی اور امتوں کا زوال نوجوان نسل میں پھٹتی ہوئی فحاشی اور بے حیائی سے ہوتا ہے، اس کو خود بھی سمجھنا ہے اور اپنے جوان بچوں کو سمجھانا ہے۔ اسلامی معاشرے کا قیام اور اسلامی شریعت کے نفاذ کے لیے دعائیں، ارادے اور کوششیں کرنی ہے۔ کردار سازی کے لیے قرآن و سنت کی تعلیم کو عام کرنا ہے۔ اپنے بچوں کے لیے کچھ کیجیے، ان شاء اللہ تعالیٰ آپ کے بچوں کو خاص طور پہ نظر میں رکھتے ہوئے انگلش کا کورس تیار ہے، ان شاء اللہ آپ کے ساتھ شیئر کریں گے۔ نیت ابھی کر لیجیے کہ اپنے اپنے بچوں کو بھی اس کتاب سے روشناس کرانا ہے۔ بچوں اور نوجوان نسل کی تربیت اعلی اخلاقی اور اسلامی اصولوں کے مطابق کرنی ہے۔ علماء کرام اور مخلص مسلمانوں کو فحاشی اور بے حیائی کی روک تھام میں اپنا حصہ ڈالنا ہے۔ ہر چیز کی ضرورت ہوتی ہے اس رستے میں، کیا یہ سب کام مال کے بغیر ہو سکتے ہیں؟ خاص طور پہ آپ دیکھیے کہ آج میڈیا کے ذریعے کتنی خیر پھیل رہی ہے، کتنی ایفرٹ، کتنا مال، کتنے ریسورسز لگتے ہیں، تو کوئی تو دے گا، اور جو دیتا ہے اس کا اجر کتنا بڑھتا ہے اس کا اندازہ تو وہی لگا سکتے ہیں جو اس میں حصے ڈالتے ہیں۔ پھر اسی طرح سے حکومتی اور گھریلو سطح پر انٹرنیٹ، فحش رسالوں اور فلموں، فحش ویب سائٹس اور گانوں کے استعمال پر کنٹرول کرنا ہے۔ دشمنان اسلام کی مسلمان نسلوں میں بے حیائی اور فحاشی پھیلانے کی سازشوں کو پہچاننا ہے، اور جھوٹے سکینڈلز کے ذریعے تہمت سازی اور تشہیر الفاحشہ کو روکنے کے لیے اخبارات کے مدیران کو اپنا کردار ادا کرنا ہے۔ رسک مل جائے گا، آپ جھوٹی سچی خبریں لگانا چھوڑ دیجئے۔ میڈیا کو کنٹرول کر کے مسلمان بنانا ہے، اور سینسر بورڈ کی پابندیوں کو اسلامی احکام کے مطابق سخت کرنا ہے۔ فحش لوگوں کی بجائے انبیاء، صحابہ کرام اور نیک لوگوں کی سیرت سے واقفیت حاصل کر کے ان کو رول ماڈل بنانا ہے۔ اللہ تعالیٰ ہمیں یہ سب گولز اچیو کرنے کی توفیق دے۔ ربنا تقبل منا انک انت السمیع العلیم، وتب علینا انک انت التواب الرحیم۔ السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔